Amen. Only be. Everyone say it. All things are possible.
केही क्षणको लागि प्रभुको उपस्थितिमा खडा नै रहिरहनुहोस्। हामी उहाँको वचनबाट पढ्नेछौ। प्रस्थानमा चौथो अध्याय। मोसाले भने, यदि तिनीहरूले पत्याएनन् र मेरा कुरा नसुनी, परमप्रभु तिमी कहाँ देखा पर्नु भएको होइन भनेर जवाफ दिए भने के गर्ने? तब परमप्रभुले तिनलाई भन्नुभयो, तेरो हातमा के छ? तिनले भने, लट्ठी। परमप्रभुले भन्नुभयो, त्यो भुइँमा फाल। मोसाले त्यो भुइँमा फालिदिए र त्यो एउटा सर्प भयो र मोसा त्यसदेखि डराएर भागे। तब परमप्रभुले मोसालाई भन्नुभयो, तेरो हात लम्काएर त्यसको पुछारमा समात। अनि मोसाले हात लम्काएर समाते र त्यो तिनको हातमा फेरि लट्ठी नै भइहाल्यो। परमप्रभुले भन्नुभयो, तिनीहरूले तिनीहरूका पिता पुर्खाका परमेश्वर अर्थात अब्राहमका परमेश्वर, इसाकका परमेश्वर र याकुबका परमेश्वर त कहाँ देखा पर्नु भएको हो रहेछ भनी तिनीहरूले यही कामबाट पत्याउन्। तब परमप्रभुले तिनलाई अझै यसो भन्नुभयो, तेरो हात आफ्नो खास्टोभित्र हाल। तिनले आफ्नो हात खास्टोभित्र हाले र जब तिनले त्यो बाहिर निकाले तब त्यो कुष्ठरोग लागेर हिउँ जस्तै सेतो भएको रहेछ। उहाँले तिनलाई भन्नुभयो, तेरो हात फेरि खास्टोभित्र हाल। तिनले फेरि आफ्नो हात खास्टोभित्र हाले र जब फेरि निकाले तब त्यो आफ्नो शरीरको अरू मासु जस्तै भइहाल्यो। तब परमेश्वरले भन्नुभयो, तिनीहरूले पत्याएनन् र त्यो पहिलो चिन्हको आवाजलाई वास्ता गरेनन् भने सायद तिनीहरूले पछिल्लो चिन्हलाई पत्याउनेछन्।
And it shall come to pass, if they will not believe thee, these two signs, neither hearken unto thy voice, that thou shalt take of the water of the river,
तिनीहरूले यी दुवै चिन्हहरू पनि पत्याएनन् र तेरा कुरा पनि सुनेनन् भने नील नदीका केही पानी लिएर सुक्खा जमिनमा खनाइदे, तैले नील नदीबाट लिएको त्यो पानी जमिनमा रगत हुनेछ। हामी सबैजना प्रार्थनाको निम्ति आफ्नो शिर झुकाऊ। अब तपाईसँग यस साँझमा कुनै अनुरोध छ जुन तपाईँ प्रभुलाई थाहा गराउन चाहनुहुन्छ भने मात्र तपाईँहरूको हात उचाल्नुहोस् र भन्नुहोस्, प्रभु मलाई सम्झनुहोस्, मेरो आवश्यकताहरू छन्। हाम्रो स्वर्गीय पिता, यस साँझमा हामी फेरि पनि तपाईँ सामु आउँदछौ, यो जानी कि जसै हामी हाम्रो शिर त्यस भूमिमा झुकाउँदछौ जहाँबाट हामी आयौं, र यदि तपाईँले विलम्ब गर्नुभयो भने हामी फेरि पनि त्यही धुलोमा फर्किजानेछौ। तर ख्रिस्टमा भएको प्रतिज्ञाको आशिषित आशाको साथ कि ती सबै जति पनि परमेश्वरमा छ ख्रिस्टले आफूसँग ल्याउनुहुनेछ। हामी यस महान प्रतिज्ञाको निम्ति तपाईँलाई धन्यवाद दिँदछु र परमेश्वर म प्रार्थना गर्दछु कि तपाईँ हरेकलाई स्मरण गर्नुहोस् जसले आफ्नो हातहरू उठाएका छन्। मेरो पनि छ प्रभु। म प्रार्थना गर्दछु कि आजको रात यो विश्वासको समापनको घड़ीमा तपाईँले यस विश्वास मानिसहरूमा दिनुहुन्छ कि प्रभु येशु हामी सबैको निम्ति यति वास्तविक हुनेछ कि आजको रात पश्चात हाम्रो माझमा कोही पनि दुर्बल मानिस हुने छैन। प्रत्येक पापीले यो जान्न सकोस् कि ऊ प्रभु येशुको उपस्थितिमा छ र आफ्नो पापहरू पश्चाताप गर्न सकोस् र आफ्नो हृदय तपाईँलाई दिन सकोस् र आत्मामा भरिपूर्ण हुन सकोस् यस अन्तिम दुष्टको समयमा, जसै कि हामी यस पृथ्वीमा एक विशाल छाया बढ्दै गरेको देख्न सक्छौ। परमेश्वर, आज राति दिव्य मार्गदर्शनको लागि बोल्नेको निम्ति र सुन्नेको निम्ति हामी प्रार्थना गर्दछौ। अबको सभा पवित्र आत्माले लिएको होस्। हामी प्रत्येकमा हाम्रो आवश्यकता अनुसार जीवनको रोटी तोड्नु भएको होस्, किनकि हामी माग्दछौ उहाँको नाउँमा। आमेन। बस्न सक्नुहुन्छ। म भरोसा राख्दछु कि आज राति हामीले देखाउन खोजेको परमेश्वरमा विश्वास राख्नुको वास्तविकताको कुरा मानिसले देख्नेछन् भन्ने कोशिशमा हामी सफल हुन सक्षम हुनेछौ। अब भोलि दिउँसो 2:30 ती सबै जो प्रार्थनाको कार्ड सहित हुनुहुन्छ उहाँहरूको निम्ति प्रार्थना गरिनेछ र प्रार्थनाको कार्ड रहित कोही पनि नभएको होस्, कोही पनि नछुटियोस् भन्ने निश्चित पार्न प्रत्येक रात हामी केही प्रार्थनाको कार्डहरू बाँड्नेछौ र उहाँले भोलि फेरि यी बाँड्नुहुन्छ। मलाई लाग्छ लगभग 1:30 या त्यस्तै केही सभा शुरू हुनुभन्दा मात्र केही अगाडि हुनेछ र प्रत्येक जसको निम्ति प्रार्थना गरिएको चाहनुहुन्छ तपाईँको कोही प्रियको निम्ति तिनीहरूलाई आउन दिनुहोस् र प्रार्थनाको कार्ड लिएको होस्। तिनीहरूको लागि निश्चय नै प्रार्थनाको कार्डको निम्ति स्वागत छ र हामी जाँदैछौ। म मानिसहरूको निम्ति प्रार्थना गर्न जानेछु, तिनीहरूमा मेरो हातहरू राखेर र प्रार्थना गरिदिनेछु। अब यदि तपाईँको विश्वास प्रभु येशूको उपस्थितिमा बढ्दैन र उहाँलाई आफ्नो चङ्गाईदाता भनी प्राप्त गर्दैन र मात्र हामीले तपाईँको निम्ति प्रार्थना गरेको र तपाईँमाथि हात राखेको विश्वास गर्नुहुन्छ भने त्यसले तपाईँलाई मदत गर्नेछ। ठिक छ, हामीहरू निश्चय नै तपाईँले चाहनु भएको प्रत्येक कुरा गर्न आएका छौँ। यो कारणले म ढिलो समयसम्म राख्छु यो देखेर कि हरकुहीमा जे म गर्न सक्छु तिनीहरूले यस आधारमा परमेश्वरसम्म पुगेको होस् र प्राप्त गर्न सकेको होस् र हामीसँग अत्याधिक धेरै छैन, त्यहाँ भवन ठूलो छैन र हामीसँग धेरै मानिसहरू पनि छैन र हामी भोलि दिउँसोको समय लिन सक्छौ र यहाँ भएको सबैजनाको निम्ति प्रार्थना गर्न सक्छौ। त्यो दिउँसोको समय बिरामीहरूको निम्ति प्रार्थना गर्ने उद्देश्यले राख्दछौ र हामी यहाँ ती सबै गर्नलाई छौ ताकि हामी तपाईँको जीवनलाई अझै उत्तम बनाउन सहयोग गर्न सकौं, तपाईँको बोझलाई हल्का गराउन यो यात्रा जसमा हामी यात्रा गर्दैछौ र त्यसपछि कुनै पनि समयमा यदि कसैलाई प्रभु येशू कहाँ आउन मन लागेको महसुस हुँदछ भने हामी सेवाको जुनै भागमा होस् त्यसको वास्ता नगरी त्यही समयमा आउनुहोस्। वेदीको बोलावट हुन्जेसम्म नपर्खनुहोस्, तपाईँ ठिक त्यही समयमा आउनुहोस्, ख्रिस्टलाई स्वीकार्नुहोस् र यसै समयमा ठिकसँग आए उहाँमा ग्रहण गर्नुहोस्, किनकि हामी यहाँ हुनुको मुख्य उद्देश्य यही हो कि परमेश्वरको राज्यमा धेरै प्राणहरू जन्मेको देख्न सकौं। र अब भोलि आइतबार हो र त्यहाँ चर्चहरूमा सन्डे स्कूल हुनेछ। आइतबारमा हाम्रो सेवाहरू दिउँसोको समयमा राख्नुको कारण कुनै पनि अरू सेवामा हाम्रो कारणले बाधा नपुगोस् भन्ने हो। हामी विश्वास गर्छौ कि प्रत्येक इसाईको आफ्नै घरेलु मण्डली हुनुपर्दछ जहाँ तिनीहरू जाँदछन्। प्रत्येक इसाई कुनै ठाउँमा विश्वासीहरूसँग भेट्नु पर्दछ र जहाँ कहीँ पनि तपाईँ भेट गर्नुहुन्छ त्यो नै मण्डली हो। अब यदि म यही बस्ने भइदिएको भए मेरो सम्बन्ध यहाँको एउटा मण्डलीसँग हुने थियो र ती पास्टरहरू जो यहाँ सहकार्य गर्दै हुनुहुन्छ र प्रतिनिधित्व हुनुहुन्छ किनभने उहाँहरू यस कारणले यहाँ मञ्चमा बस्दै हुनुहुन्छ ताकि यहाँ के भइरहेको छ त्यस कुराको समर्थन गरेको सबै मानिसहरूले देख्न सकुन्। उहाँहरू यस प्रकारको सेवकाईमा विश्वास गर्नुहुन्छ, दिव्य चङ्गाई, पवित्र आत्माको बप्तिस्मा र यस्तै उहाँहरू यही कुराको साक्षी दिँदै हुनुहुन्छ। उहाँहरू नै हुनुहुन्छ जसले मलाई यहाँ आउनको निम्ति निमन्त्रणा दिनुभयो ताकि हुन सक्छ प्रभुले मलाई दिनुभएको सेवकाईद्वारा उहाँहरूको मण्डलीलाई मदत पुग्न सक्दछ। अब यही नै एक सच्चा पास्टर हो जसले दिन सक्ने सम्मको ती सबै आत्मिक लाभ र परमेश्वरले गर्नुभएको सबै कुरा हेर्दैछ, जसले आफ्नो मण्डलीलाई परमेश्वरको लागि अघि बढ्न मदतको लागि आफूले गर्न सक्ने सम्म सबै कोसिस गर्दैछ। म निश्चित रूपमा त्यस प्रकारको पास्टरको सम्मानमा आफ्नो टोपी उतार्दछु र यी व्यक्तिहरूलाई समस्याहरूभित्र पनि भएर गर्नुपर्दछ। यो सत्य हो भने तपाईँहरू विश्वास गर्न सक्नुहुन्छ तिनीहरूलाई समस्याभित्र भएर गर्नुपर्दछ र म निश्चित रूपमा परमेश्वरका ती महान व्यक्तिहरूको निम्ति आभारी छु जो कि आफ्नो स्थान र कर्तव्यलाई दृढ धारणामा लिन तत्पर तयार छन् र विश्वास गर्दछन्। तिनीहरूलाई परमेश्वरले सधैँ आशिष दिउन् र म पक्का छु कि तिनीहरूले तपाईँलाई असल गर्नेछन्। अब यदि तपाईँ यहाँ अन्जान व्यक्ति हुनुहुन्छ भने यी दाजुभाइहरूको मण्डलीहरू कहाँ छन् भनी पत्ता लगाउनुहोस्, उहाँहरू कहाँ छन् बुझ्नुहोस्, उहाँहरूलाई भोलि नै भेट्नुहोस्। तिनीहरूको विशेष सेवाहरू हुनेछ र यहाँका कतिपय सेवकहरू त्यहाँ विभिन्न मण्डलीहरूमा बोल्नेछन् जसरी आज यहाँ घोषणा गरिएको छ। त्यसैले भोलि तपाईँहरू उहाँहरूलाई भेट्नुहोस् र भोलि दिउँसो यदि तपाईँहरू समापन सेवामा आउन चाहनुहुन्छ भने तपाईँहरूलाई यहाँ पाउनु साँच्चै नै खुसी हुनेछौ। सबै मण्डलीहरू, सबै संगठित संस्थाहरू, यो सबैको लागि हो। सबैजनालाई स्वागत छ। मेथोडिस्ट, ब्याप्टिस्ट, प्रेसबिटेरियन, पेन्टिकोस्टल, चर्च अफ क्राइस्ट, चर्च अफ गड, क्याथोलिक, अर्थोडक्स, यहुदी, नास्तिक, तपाईँ जोसुकै होस्, हामी तपाईँहरूलाई निमन्त्रणा छ। तपाईँ भन्नुहुन्छ नास्तिक हो श्रीमान, यदि कुनै नास्तिक यो सभामा आउँदछ र बस्दछ र राम्रो व्यवहार गर्दछ भने उनलाई पनि अरूलाई जस्तै प्रकारको स्वागत छ। ठिक छ, केही कुरा छ जसको कारण हामी उनलाई यहाँ भएको चाहन्छौ ताकि यस्तो हुन सकोस् जसद्वारा उसलाई आफ्नो गल्ती देख्न मदत होस् र प्रभुमा आउन सकोस्, किनकि हामी निश्चय नै तपाईँहरू कतिजनाले त्यो छोटो दर्शन पढ्नुभयो जुन इसाई व्यापारीहरूको पत्रिकामा छापिएको थियो र म विश्वास गर्दछु कि अरू केही पत्रिकाहरू समयको पर्दाको त्यस पारी देख्नु अब यो सत्य हो मित्र, तपाईँ यस कुराबाट चुक्न असमर्थन हुन सक्नुहुन्न। म यस समयपछि भिन्न व्यक्ति भएको छु। म जान्दछु कि यो वास्तविक कुरा हो, त्यसैले म भरोसा राख्दछु कि तपाईँहरू कसैले पनि विश्वासीहरूको निम्ति परमेश्वरले राख्नु भएको त्यो महान स्वर्ग छुटाउनुहुन्न। यदि तपाईँले त्यो छुटाउनु भयो भने यस पृथ्वीमा के प्राप्त गर्नुभयो? किनकि तपाईँ जान्नुहुन्न कुन समयमा तपाईँले यस संसारलाई छोडि जानुपर्नेछ, तर तपाईँ एउटा कुरा जान्नुहुन्छ, तपाईँले निश्चय नै यसलाई छोडेर जानुपर्नेछ। त्यसैले यदि यो सत्य छ भने के हामी यी मात्र पाउने कोसिस गर्नुमा महामूर्ख हुँदैनौ? कुनै पनि प्रकारको मौका लिनबाट हामी चुक्न सक्दैनौ। हेर्नुहोस्, मात्र सम्झनुहोस्, परमेश्वरको वचन र त्यसमा भएका प्रतिज्ञालाई विश्वास गर्नुहोस्। मात्र सोच्नुहोस्, कुन कुराले सबै बिमारी, सबै हृदय दुख्नु, सबै मृत्यु, सबै समस्या, सबै दुःख, ती साना सुस्त मनस्थिति बालक, यी सबै कुराहरू, लङ्गडो, अन्धा, सबै अस्पताल बनाउनु पर्ने? किनभने एउटा व्यक्तिले वचनको मात्र एउटा सानो भागलाई अविश्वास गर्यो, उनी हब्बा थिइन्। शैतानले मात्र उनलाई लिपेर पोतेर भन्यो, उद्धृत गरेर होइन, लिपेर उनलाई भन्यो, निश्चय नै प्रभु अति नै असल हुनुहुन्छ। तपाईँ आज भोलि यस विषयमा यति धेरै सुन्नुहुन्छ कि परमेश्वर कति असल परमेश्वर हुनुहुन्छ, उहाँ एक असल परमेश्वर हुनुहुन्छ, तर याद राख्नुहोस् कि उहाँ पवित्रताको परमेश्वर हुनुहुन्छ, त्यो परमेश्वर जसले पापलाई अनदेखा गर्न सक्नुहुन्न। दण्डको लागि मोल तिरिसकेको छ र तपाईँले यसलाई उहाँको आधारमा ग्रहण गर्नुपर्दछ। र याद गर्नुहोस्, उहाँ रिसको परमेश्वर हुनुहुन्छ, क्रोधको परमेश्वर हुनुहुन्छ, र तपाईँ असलता र दयाको परमेश्वरको अगाडि मात्र नभएर क्रोधको परमेश्वरको अगाडि खडा हुनुहुन्छ। आज राति उहाँ तपाईँको मुक्तिदाता हुनुहुन्छ, त्यस दिन उहाँ तपाईँको न्यायाधीश हुनुहुन्छ। त्यसैले मित्र, यो निश्चित पार्नुहोस् कि एउटा पनि कसर तपाईँ छाड्नुहुन्न, यो हुन्न, यसले भुक्तानी गर्दैन, यसमा बस लापरवाही तरिकाले नजानुहोस्। पक्का हुनुहोस्, दोब्बर पक्का हुनुहोस्, किनकि तपाईँले अर्को मौका पाउनुहुने छैन। तपाईँ यही संसारमा हुँदासम्म मात्र यही एउटा मौका हो। धनी मानिस र लाजरसलाई सम्झनुहोस्, तपाईँको र उहाँको बीचमा एउटा ठूलो खाडी थियो जसलाई कुनै पनि व्यक्तिले कहिल्यै पार गरेको छैन, या त कहिल्यै पार गर्न सक्ने नै छ। बुझ्नुभयो? जब तपाईँको मृत्यु हुन्छ, मामला समाप्त हुन्छ। मलाई थाहा छ कि मानिसले तपाईँको निम्ति प्रार्थना गरेर तपाईँलाई त्यस स्थानहरूबाट निकालिदिन्छन् भनी दावी गर्छन्, तर तपाईँ कहिल्यै पनि त्यस कुरामा विश्वास नगर्नुहोस्। त्यो कुरा वचनको विपरीत हो। बुझ्नुभयो? जतातिर रुख झुक्छ त्यतैतिर त्यो ढलेर जान्छ। र यसो आफैले भन्नुभयो, त्यहाँ एउटा खाडी थियो कि जब मानिस मर्छ र नर्गमा जान्छ, ऊ कहिल्यै पनि स्वर्गमा आउन सक्दैन। कुनै मानिसले त्यो पार गरेको छैन र कहिल्यै पार गर्ने पनि छैन। जहाँसम्म मैले जानेको छु, मामला त्यही खत्म हुन्छ। जब यसुले त्यही नै हो भन्नुभयो, त्यही नै सबै कुरा हो। त्यसैले याद राख्नुहोस्, अहिले तपाईँको मौका हो र हुन सक्छ आजको रात तपाईँको अन्तिम अवसर होला। के तपाईँ कहिले बुझ्न सक्नुहुन्छ कि के भइरहेको छ? यदि तपाईँले यसलाई मात्र देख्न सक्नुभयो भने पनि म आशा गर्छु कि यसरी बोल्दा तपाईँलाई कुनै मानिसतिर हेर्नतिर प्रभावित या कुनै मानिसलाई विश्वास गराउन कोसिस गर्दैछ भने तपाईँ सोच्नुहुन्न। मैले त्यसो गरेको होइन मित्र, म तपाईँलाई हामी कसको उपस्थितिमा अहिले छौं भन्ने विश्वास गराउने कोसिस गर्दैछु। येशू ख्रीष्ट त्यही परमेश्वर जसले त्यो दिन तपाईँको न्याय गर्नुहुनेछ, उहाँ स्वयं तपाईँको उपस्थितिमा ती कुराहरू पहिचान गराउँदै हुनुहुन्छ जुन उहाँले अन्तिम दिनहरूमा गर्छु भन्ने प्रतिज्ञा गर्नुभएको थियो। मलाई लाग्छ भाइ प्राइस नास्ताको समय बिहानमा कुनामा आउँदाको अवस्थाको राम्रो चित्रण दिनुभयो र कुनालाई मोड्दाको स्थितिलाई देखाउनुभयो। के तपाईँले त्यसको आनन्द लिनुभयो? निश्चय नै लिनुभयो। यो एकदमै राम्रो तरिकाले राखिएको थियो। अब त्यसैले याद राख्नुहोस्, कहिलेकाहीँ कुनामा, तर याद गरौं हामीले यी कुनाहरू मोड्नु पर्दछ। मैले त्यस विषयमा एक समयमा प्रचार गरेको थिएँ र त्यसलाई संगमहरू भनेको थिए। हामी संगम निर धेरै चोटि आइपुग्छौं। हामी यस बाटोमा आउनुपर्छ र त्यसबाट भएर विभिन्न बाटोहरूमा जान पर्ने हुन्छ। अब आज राति अर्को केही मिनटको लागि म एउटा विषय लिन चाहन्छु, चिन्हको आवाज। र अब हाम्रो दृश्य यस राति प्रस्थानको पुस्तकमा खुल्दछ, र प्रस्थानको अर्थ बाहिर आउनु, बाहिर निकाली ल्याउनु हो। अब जति ध्यानसँग तपाईँ सुन्न सक्नुहुन्छ यसलाई सुन्ने कोसिस गर्नुहोस्। म तपाईँलाई कुनै समय प्रचार गर्न चाहन्छु। तपाईँ यति राम्रो स्वभाव हुनुहुन्छ, तर मात्र मसँग आवाज छैन। केवल यसमाथि थोरै जोर लगाउनु पर्छ केही 8 या 10 दिनको लागि। मैले अर्को सभा सुरु गर्नुभन्दा पहिला आराम गर्नुपर्नेछ। बुझ्नुभयो? यही एउटा सभा मात्र होइन, यो त यस्तो सभा हो जुन दिनपछि दिन, हप्ता पछि हप्ता, महिना पछि महिना, वर्ष पछि वर्ष। बुझ्नुभयो? र तपाईँ कल्पना गर्न सक्नुहुन्छ र सोच्नुहोस् कि सबै समयमा एक वर्षपछि, अर्को वर्षमा, एकचोटि पनि यस्तो भएको छैन कि उहाँले कुनै कुरा भन्नुभयो र त्यो सिद्ध रूपमा सत्य बाहेक अरू भएको होस्। सबै भाषाहरूमा सातचोटि सारा संसारको चारैतिर बुझ्नुभयो। कुनै व्यक्तिले कुनै पनि ठाउँमा यो भन्न सक्दैन, तर यो सबै सिद्ध वास्तविक रूपमा ठिक बिन्दुमा हर समयमा पूरा हुन्छ। जब उहाँले निश्चित कुरा हुन आउँछ भन्नुभएको छ, त्यो उहाँले भन्नुभयो जस्तै नै साँचो रूपमा हुन आएको छ। यो हुन आउनुभन्दा पहिला त्यस कुरालाई हप्ताहरू र महिनाहरू र वर्षहरू पहिला भनिएको छ र त्यो सधैँ सिद्ध रूपमा ठिक पूरा हुन आएको छ। त्यो कहिल्यै असफल भएको छैन र त्यो कहिल्यै हुने पनि छैन, किनकि उहाँ परमेश्वर हुनुहुन्छ। अब म मानिस भएकोले असफल हुन सक्छु, मलाई उदाहरणको लागि कहिल्यै नहेर्नुहोस्, किनभने म तपाईँ जस्तै हुँ, मात्र अनुग्रहद्वारा बचाइएको पापी हुँ। तर त्यो परमेश्वर हुनुहुन्छ, अलौकिक बुझ्नुभयो, आफैलाई पहिचान गराउँदै हुनुहुन्छ। उहाँले त्यस्तो गर्नुपर्ने आवश्यक थिएन, तर उहाँले यो गर्छु भन्ने प्रतिज्ञा गर्नुभएको छ। येशूले चंगाई गर्नुभयो किनभने उहाँको वचन पूरा हुन सकोस् भने उहाँले ती सबै थोक गर्नुभयो ताकि परमेश्वरको वचन पूरा हुन सकोस्। त्यही नै आज पनि उहाँ गर्दै हुनुहुन्छ ताकि वचन पूरा हुन सकोस् जुन मैले तपाईँलाई रात पछि रात भएर रिपोर्ट गराएको छु। अब ध्यान दिनुहोस्, जब उहाँको उपस्थिति नजिक आउँदछ, निश्चित रूपमा उहाँ भावना लिएर आउनुहुन्छ। जसै यस बिहानी मैले भनेको थिएँ, कुनै पनि थोक भावना रहित हुँदछ त्यो मृत हुँदछ, र कुनै पनि धर्म जसमा कुनै भावना छैन असल हुन्छ कि तपाईँ त्यसलाई दफनाइदिनुहोस्, त्यो मृत अवस्थामा छ। यसले भावना लिएर आउँदछ, उहाँले हामीलाई उत्तेजित पार्नुहुँदछ। तर जब हामी उत्तेजित हुन्छौ, केले हामीलाई उत्तेजित गर्यो भने याद राखौं, कुन कुराले यस्तो गर्यो? यो त पवित्र आत्माको उपस्थिति हो, अर्थात् येशु ख्रिस्ट हाम्रो माझमा हो। उहाँ स्वयंलाई देखाउँदै हुनुहुन्छ, उहाँ जीवित हुनुहुन्छ भने एउटा भौतिक शरीर होइन। त्यस समय जब भौतिक शरीर फर्केर आउँदछ, समय बाँकी रहने छैन। यही नै सबै कुरा हो, र हामी जान्दछौ कि हामी अन्तिम दिनहरूमा जिइरहेका छौं जब यी कुराहरू हुन आउँदछ। अब परमेश्वरले पहिले प्रस्थानहरू गर्नुभएको थियो त्यहाँ। परमेश्वरसँग सबै कुराहरू तीनमा अघि बढ्दछ, परमेश्वर तीनमा सिद्ध हुँदछ। ख्रिस्टको पहिलो आगमन, आफ्नो दुलहीलाई छुटकारा दिन आउनुभयो। ख्रिस्टको दोस्रो आगमन, उहाँको दुलहीलाई प्राप्त गर्न आउनुहुन्छ। ख्रिस्टको तेस्रो आगमन, उहाँको दुलहीसँग हजार वर्षमा राज्य गर्नुहुँदछ। सबै कुरा तीनमा पर्दछ। अब त्यहाँ तीन प्रस्थानहरू भएको थियो र हुनेछ। त्यसमध्ये एक चाहिँ तब भएको थियो जब परमेश्वरले तिनीहरूलाई जहाजभित्र प्रस्थानको लागि ल्याउनुभयो, पृथ्वीको सवार गर्नको लागि ल्याउनु भएको थियो। दोस्रो पटक परमेश्वरले तिनीहरूलाई मिश्र देशबाट निकाली ल्याउनु भयो, र तेस्रो पटक परमेश्वर तिनीहरूलाई माथि लिएर जानुहुन्छ, भित्र बाहिर माथि। अर्को प्रस्थान माथि लिएर जाने हो, एउटा हाम्रो सामु छ माथि जाने समय। यो त्यही प्रकारको छ जस्तो जीवनले गर्दछ। हामी जीवनमा आउँदछौं, हामी जीवनबाट बाहिर जान्छौं, जीवनबाट माथि उचालिन्छौं, हो ठिक त्यही तरिकामा हुन्छ। त्यसैले हाम्रो दृश्य आज राति प्रस्थानबाट खुलिन्छ, र परमेश्वरले आफ्नो जातिलाई लिन तयार हुँदै हुनुहुन्छ। इजरायल एउटा जाति थियो, इजरायलसँग परमेश्वर व्यक्तिगत रूपमा व्यवहार गर्नु हुँदैन। इजरायल एक जाति हो, र उहाँले तिनीहरूसँग सधैँ व्यवहार गर्नुभयो, र अन्तिम दिनहरूमा मण्डली गएपछि तब परमेश्वरले इजरायललाई जातिको रूपमा बचाउनुहुन्छ। उनी मातृभूमिमा छिन्, त्यस कुराको लागि तयार छिन्, र तिनीहरू बचाइनेछन्। बाइबलले भन्छ एक दिनमा एउटा राष्ट्र जन्मनेछ। परमेश्वरले यहुदीहरूसँग व्यक्तिगत रूपमा व्यवहार गर्नुहुन्न, तिनीहरूमा उहाँले एउटा जातिको रूपमा इजरायल सधैँ त्यसरी काम गर्नुहुन्छ, किनभने त्यो उहाँको जाति हो। र यहाँ जातिहरूबाट आफ्नो जाति निकाल्न तयार गर्दै हुनुहुन्छ, प्रस्थानमा ल्याउन, इन्साफ हुनबाट निकाल्दै हुनुहुन्छ। र त्यही पानीले जसले संसारलाई डुबाएको थियो त्यसैले नोआलाई बचाएको थियो, बुझ्नुभयो? र त्यही नयाँ पवित्र आत्मा जसलाई आज मानिसहरूले इन्कार गरिरहेका छन्, उहाँले मण्डलीलाई लिई माथि उठाइलानेछ, र उसमा विश्वास नगर्नाले इन्साफ ल्याउनेछ। येशूले भन्नुभएको थियो जब तिनीहरूले उहाँलाई बालजिबुल भनेका थिए, अर्को शब्दमा उहाँ भविष्य बताउने वाला, तिनीहरू उहाँले भन्नुभयो म तिमीहरूलाई त्यस कुराको लागि क्षमा दिन्छु, मानिसको पुत्रको बलिदान दिइसकेको थिएन। तर जब पवित्र आत्मा यही काम गर्न आउँछ, उसको विरुद्धमा एउटा मात्र शब्द, न त यो संसारमा न त आउनेवाला संसारमा क्षमा दिइनेछ, उसलाई अस्वीकार गरिनुपर्नेछ, र त्यसपछि न्याय प्रहार हुनेछ। बुझ्नुभयो? समस्या हामी हौ। यस कुराले मेरो मस्तिष्कमा एउटा बुढो नभिक समुद्रबाट आएको कथा सम्झना आउँछ, र एउटा युवा अंग्रेज कवि समुद्रतिर जाँदै थियो, र कविले समुद्रको बारेमा धेरै कुराहरू लेखेका थिए, तर उनले त्यसलाई कहिल्यै देखेका थिएनन्। त्यसैले ऊ त्यो हेर्नलाई जाँदै थियो र त्यो बुढो नविकले आफ्नो मुखमा चुरोट च्याद्दै उसलाई भन्यो, मेरो असल मान्छे, तिमी कहाँ जान्छौ? उसले भन्यो, म तल समुद्रमा जाँदैछु। उसले भन्यो, मैले समुद्र कहिले देखेको छैन, मैले त्यसको विषयमा लेखेको छु र अरूले भनेको सुनेको छु, तर भन्यो, ओ, म कति रोमाञ्चित हुँदैछु यी जानेर कि म समुद्रको नजिक आउँदैछु। उसले भन्यो, ओ, यसको पानीको नुनिलो खार सुँग्दा, यति विशाल देख्दा र यसको माथि सेतो आवरण फुटेको देख्दा र माथिको निलो आकाशको यसमा प्रतिबिम्बित भइरहेको र माथि उडिरहेको सामुद्रिक पन्छीहरूको आवाज सुन्दा, ओ, म यो देख्दाको विचारमा रोमाञ्चित हुँदैछु। बुढो नविकले भन्यो, 60 वर्ष अघि म यही जन्मिए, म यसमा कुनै पनि यस्तो सुन्दर कुरा देख्दिन। बुझ्नुभयो, उसले यति धेरै देखिसकेको थियो जबसम्म कि यो उसको लागि अति नै सामान्य भइसकेको थियो। अब यही नै कारण आज पेन्टिकोस्टल मण्डलीमा पनि भइसकेको छ। तिनीहरूले परमेश्वरलाई यति धेरै देखिसके कि तबसम्म कि परमेश्वर तिनीहरूको निम्ति साधारण भइसकेको छ। यस्तो कहिल्यै पनि हुन नदिनुहोस्। यहाँ लुइसभिल केन्टकीमा धेरै समय भएको छैन, जेफरसन बिल इन्डियाना, जुन ठाउँबाट म आएको छु, यो ठाउँ नदीको त्यो पारी छ। एक महिला 10 सेन्टको स्टोरमा हिँड्दै थिइन् र उनीसँग हातमा सानो केटा पनि थियो र उनी काउन्टरमा जाँदै थिइन् र उन्मुत हुँदै थिइन्। उनले केही कुरा उठाउँथ्यो र सानो केटालाई देखाउँथ्यो र त्यो केटा मात्र बसेर घुर्दै हेर्थ्यो। उनी अर्को काउन्टरमा जान्थ्यो, केही उठाउँथ्यो र सानो केटालाई देखाउँथ्यो र त्यो केटा चाहिँ मात्र घुरिरहेको हुन्थ्यो। र केही समयपछि उनले सानो घण्टी उठायो र बजाउन थाल्यो र सानो केटा मात्र घुरेर हेरिरहन्थ्यो र उनी चिच्याउन सुरु गर्यो र आफ्नो हात उठाउन थाल्यो र 10 सेन्ट स्टोरमा भएका मान्छेहरूले उनलाई हेरिरहेका थिए। त्यसैले उनीहरू उनको सामु यो थाहा गर्न गयो कि के चाहिँ समस्या थियो। उनले भनिन्, मसँग मेरो सानो केटा भनिन्, ऊ मात्र 3 वर्षको छ, र भनिन्, अचानक लगभग 1 वर्ष पहिले उसले केही लियो र मात्र बसिरह्यो र घुर्न थाल्यो, र भनिन्, मैले उसलाई डाक्टर कहाँ लगे, र भनिन्, र कुनै निश्चित उपचार गर्यो र दबाई लेखेर दियो, र भनिन्, र डाक्टरले मलाई आज भनेको थियो कि डाक्टरलाई लाग्छ कि उनीको हुँदैछ, तर भनिन्, ऊ ठिक भएको छैन, भनिन्, मैले यो उमेरको सानो केटालाई आकर्षित गर्ने सबै कुरा उसको अगाडि हलाए, सबै कुरा जसले यो उमेरको केटालाई आकर्षित गर्छ ती सबै उसको अगाडि हलाए र ऊ अझै एकै ठाउँमा बसेर घुरेर मात्रै हेर्छ, भनिन्, यो ठिक भएकै छैन।
God has shook every gift in the Bible before him and they're still sitting staring space just like it was something wrong. Right. It's time that we woke up, friends. Amen. Before it gets too late. Remember, God don't shake those gifts unless he's trying to attract your attention.
यो यस्तो कुरा हो जुन पेन्टिकोस्टल मण्डली जस्तो छ। परमेश्वरले सबै बाइबलका वरदानहरू तिनीहरूको अगाडि हलाएर देखाउनु भयो र तिनीहरूले अझै पनि बसेर घुरिरहन्छ जस्तो कि कुनै गलत भयो जस्तो। यो समय हामी जागा रहने समय हो मित्रहरू, ताकि धेरै ढिलो नहोस्। याद राख्नुहोस्, परमेश्वरले ती वरदानहरू त्यसै हलाउनुहुन्न जबसम्म तपाईँको ध्यान आकर्षण कोसिस गर्नुहुन्न। परमेश्वरले राष्ट्रहरूबाट राष्ट्र निकाली ल्याउँदै हुनुहुन्थ्यो, ठिक त्यही तरिकामा उहाँले अहिले गर्दै हुनुहुन्छ। दुलहीलाई मण्डलीबाट बाहिर निकाल्दै हुनुहुन्छ, स्त्रीको बाँकी रहेको वंशलाई छोड्नुहुन्न। चुनिएकाहरू मण्डलीबाट निकाली ल्याइनेछ, भौतिक मण्डली महासंकष्टमा जानको लागि रहनेछ। चुनिएकालाई कहिलेकाहीँ चुनिएको बाँकी रहेको पनि भनिन्छ। आउनुहोस् हामी हेरौँ त्यस बेला उहाँले यो कसरी गर्नुभयो, किनभने उहाँले आफ्नो काम गर्ने तरिका कहिल्यै पनि परिवर्तन गर्नुहुन्न। परमेश्वरको काम गर्ने तरिका एउटै छ र त्यही तरिकामा उहाँले काम गर्नुहुन्छ र त्यही नै सही तरिका हो सधैँलाई। हेरौँ उहाँले यो कसरी गर्नुभयो र कुन तरिकाले उहाँले गर्नुभएको थियो र तब हामीले यसको सानो झलक देख्नेछौ। अब म निश्चित रूपमा प्रतिच्छायाको रूपमा कुरा गर्छु, मसँग कुनै विद्या छैन। मैले पछाडि फर्केर उहाँले त्यस बेला के गर्नुभएको थियो सो हेर्न पर्ने हुन्छ र हामीलाई यो सिकाइएको थियो कि पुरानो करार चाहिँ आउनेवाला कुराको छायौं हो। त्यसैले यदि मैले यहाँ हेरे र मैले मेरो हात देख्दिन र मैले मेरो हातको छाया चाहिँ देखेको छु र मसँग 5 वटा औंलाहरू छन्, जब मेरो हात यहाँ आउँछ त्यस बेला मलाई राम्रो अन्दाज हुन्छ कि मसँग 5 वटा औंलाहरू छन्। त्यसैले तिनीहरूसँग के भएको थियो त्यो परमेश्वरको काम गर्ने तरिकाको उदाहरण हो। त्यही तरिकामा आज पनि उहाँले गर्नुहुन्छ र उहाँले जुन तरिकाले गर्नुहुन्छ त्यस तरिकाबाट उहाँले कहिल्यै परिवर्तन गर्नुहुन्न। प्रत्येक समय पूरै बाइबल भरि उहाँले आफ्नो काम गर्ने तरिका कहिल्यै बदल्नु भएन, निरन्तर त्यसरी नै गर्नुभयो। किनभने उहाँको पहिलो काम गर्ने तरिका नै सिद्ध तरिका थियो, किनभने उहाँसँग कुनै अरू तरिका हुन सक्दैन, किनकि उहाँ सिद्ध हुनुहुन्छ र उहाँको सबै तरिकाहरू सिद्ध छन्। हेर्नुहोस् उहाँले यी कुरा कसरी गर्नुभएको थियो। मूसालाई यी कामहरू गर्न बोलाइएको थियो र नियुक्त गरिएको थियो जुन काम उनले लिएका थिए। परमेश्वर, अब म सोच्छु यदि तपाईँ यसलाई माफ गर्नुहुन्छ भने म यो हतपत भन्दिनँ, म मात्र यस मञ्चमा भन्दैछु, म केही पनि जान्दिन र परमेश्वर बाहेक अरू जान्न पनि चाहदिन। अब मलाई लाग्छ त्यही नै स्थान हो जहाँ हाम्रो पछिल्लो वर्षाका भाइहरू अल्झिएका छन्। बुझ्नुभयो, तिनीहरूले आफ्नो हात एक अर्कामाथि राख्छन् र तिनीहरू अगमबक्ता र अरू त्यस्तै तुल्याउँछन्। अब त्यो धर्मशास्त्र अनुसार छैन। वरदानहरू र बोलावटहरू पश्चाताप बिना नै पाउँदछ। तपाईँ जे हुनुहुन्छ त्यही नै जन्मनुभयो। तपाईँ जे हुनुहुन्छ शुरूआतमा पनि त्यही नै हुनुहुन्थ्यो। त्यस पुराना दिनहरूमा फरिसीहरूलाई हेर्नुहोस्, तिनीहरूमा थोरै मात्र ज्योति थियो किनभने तिनीहरूसँग व्यवस्था थियो र तिनीहरू व्यवस्थामा जिए, तर तिनीहरूको हृदयमा हुन सक्ने सम्मको कालोपन थियो। र त्यही एक सानी स्त्री थिए जो बेस्या थिए, उनको विगतको जीवन यहाँ हुन सक्ने सम्मको कालो थियो। उनी बदनाम थिए तर उनको हृदयभित्र उनी जीवनको निम्ति चुनिएकी थिइन्। र फेरि जब येशु जो वचन हुनुहुन्छ दृश्यमा आउनुभयो, ती फरिसीहरूले भने यो मान्छे बालजिबुल हो। त्यस कुराले के गर्यो? त्यसले तिनीहरूभित्र भएको थोरै ज्योति पनि कालो बनाइदियो। येशूले भन्नुभयो, तिमीहरू आफ्नो पिता शैतानबाट हौ र त्यसैको काम तिमीहरू गर्दछौ। तर जब ती सानी अपवित्र स्त्री आए र परमेश्वरको वचन देखिन्, उनले थाहा पाइन्, उनले त्यस अनुसार जिएकी थिइनन् तर उनले थाहा पाएकी थिइन्। र जसै उहाँले उनीसँग बोल्नुभयो, उनले भनिन्, म जान्दछु कि तपाईँ एक अगमवक्ता हुनुहुन्छ। र उहाँ उनले भनिन्, म जान्दछु कि मसीहले यो गर्नुहुनेछ। र उहाँले भन्नुभयो, म उही हुँ। त्यस कुराले के गरेको थियो? त्यसले सबै कालोपन धुलाइदियो र सबै सेतो बनाइदियो। किन? त्यहाँ एउटा बिउ थियो, त्यो चुनिएको बिउ जुन त्यहाँ भित्र यो संसारको हुनुभन्दा अगाडि परमेश्वरको विचार थियो। त्यहाँ मात्र एक किसिमको अनन्त जीवन छ। यदि तपाईँमा अनन्त जीवन छ भने तपाईँ आफै संसारको सृष्टि हुनुभन्दा अघि परमेश्वरको सोचाइमा हुनुहुन्थ्यो। तपाईँ उहाँको विचारको एक गुण हुनुहुन्छ किनभने अनन्तको कहिल्यै सुरु भएको थिएन र कहिल्यै अन्त हुन सक्दैन। तपाईँ सधैँ परमेश्वरको अर्थव्यवस्थाको भाग हुनुहुन्छ। यो मात्र प्रतिबिम्बित हुँदैछ, यो अहिले बन्दैछ। उहाँसँग अझै अर्को तस्विर छ जुन विकास हुनुपर्नेछ, त्यो मृत्यु हो। त्यसपछि प्रतिचित्र सकल बन्दछ, तब तपाईँ दुलै र ख्रिस्टसँग हुनुहुन्छ जसरी उहाँले विचार गर्नुभएको थियो। आज श्रीमान र श्रीमती जस्तै त्यसैले परमेश्वर ख्रिस्ट र मण्डली एक हुनेछन्। अब चुनिएकाहरू बोलाइएका छन्। मूसा एक उपयुक्त बालकको रूपमा जन्मेका थिए, बाइबलले यही भन्दछ। अगमवक्ताहरू मध्ये एक यर्मिया, परमेश्वरले भन्नुभयो, त आमाको गर्भमा हुनुभन्दा अगाडि यस जातिको निम्ति मैले तलाई अगमवक्ता नियुक्त गरे। बप्तिस्मा दिने योहन्ना, किन उनलाई धर्मशास्त्रमा पहिचान गरियो? उनी आउनुभन्दा 712 वर्ष अगाडि यसैयाले भनेका थिए, उनी उजाड स्थानमा गराउने एक आवाज थिए, परमप्रभुको बाटो तयार पार। र उनी देखा पर्नुभन्दा 400 वर्ष अगाडि फेरि हामी पाउँछौ मलाकीले भनेका, हेर म आफ्नो सन्देशवाहकलाई अघि अघि पठाउँदछु ताकि त्यसले परमप्रभुको निम्ति बाटो तयार गरोस्। बुझ्नुभयो, उनलाई पहिले नै नियुक्त गरिएको थियो र त्यही तरिकामा सबै परमेश्वरको कार्यहरू हुँदथ्यो यदि तिनीहरूमा परमेश्वरको बोलावट हुँदथ्यो। यदि तिनीहरू यस कुरामा शिक्षित गरिएका थिए भने त्यो मात्र तोपचार हुँदछ। बुझ्नुभयो, त्यो केही हुन सक्दैन। यदि यो भोजनको टिकट थियो भने, त्यसो हो भने तपाईँ त्यो भोजनको टिकटको लागि आफ्नो जन्म अधिकार बेचिदिनुहुन्छ। तपाईँ कुनै संस्था वा समुदायमा जानलाई सम्झौता गर्नुहुनेछ। तर यदि परमेश्वरबाट हो भने तपाईँ कुनै पनि करारको चिन्ता नलिई त्यस वचनद्वारा तपाईँ खडा हुनुहुनेछ किनभने तपाईँ जन्मिएको नै त्यसबाट खडा हुनलाई हो। मूसाको स्थान कसैले लिन नै सक्दैन थियो, कसैले उसको काम गर्न सक्दैन थियो। त्यो गर्नको निम्ति उनलाई नियुक्त गरिएको थियो। र दाजुभाइ दिदीबहिनीहरू, यदि तपाईँसँग अनन्त जीवन छ भने तपाईँ कुनै निश्चित कार्य गर्नको लागि नियुक्त गरिएको हुनसक्छ। एउटा असल गृहिणी हुनसक्छ, अरू त्यस्तै काम, तर तपाईँको स्थान कसैले पनि लिन सक्दैन। तपाईँको निम्ति परमेश्वरले स्थान बनाउनु भएको छ। अरू कोहीको स्थान लिने प्रयास नगर्नुहोस्। त्यो संसारिक नक्कल हो। बुझ्नुभयो, जसले तपाईँमा केही गलत छ भनी देखाउँछ। तपाईँ जस्तो हुनुहुन्छ ठिक त्यही बन्नुहोस्, अरू कोही नबन्नुहोस्। अब हामीले पाउँछौँ कि परमेश्वरले मूसालाई आफ्नो दाबीहरू र बोलावटहरू प्रमाणित गर्नको लागि चिन्हहरू दिनुभयो र सबै साँचो चिन्ह जुन परमेश्वरबाट पठाइएको हो त्यसको पछाडि एउटा आवाज हुन्छ। अब यस कुरामा नचुक्नुहोस्, यस कुरामा यो मेरो अन्तिम पाठ हो, बुझ्नुभयो? सबै साँचो चिन्ह, अब हामीसँग चिन्हहरू छन् जुन परमेश्वरबाट होइन। शैतान त्यहाँ भएको सबै कुराको लगभग नकल गर्न सक्छ, तर एक साँचो चिन्ह जुन परमेश्वरबाट पठाइएको हुन्छ त्यसको पछाडि परमेश्वरको आवाज हुन्छ। परमेश्वरले मूसालाई भन्नुभयो, यदि तिनीहरूले पहिलो चिन्ह आवाजलाई विश्वास गरेनन् भने त्यो अर्को चिन्ह तैले तिनीहरूको अगाडि देखाउनु, र यदि तिनीहरूले त्यो सुनेनन् भने केवल पानी लिएर सुक्खा जमिनमा खनाइदे, र त्यो यो चिन्ह थियो जसमा तिनीहरूले आफ्नै रगतमा पूरा रूपमा भिज्नेछन्। ध्यान दिनुहोस्, र ठिक उहाँले भन्नुभयो, बमोजिम आफ्नो पाउको धुलो टक्ट्याक्या, त्यस दिनमा सोदोम र गमोरालाई सहनशील हुने थियो, ना कि त्यो सहर जसले तलाई अस्वीकार गर्नेछ। अब हामी खेलिरहेको मण्डली होइनौ, यो मण्डली हो, ख्रिस्ट मण्डली हो, हामी ख्रिस्ट भित्र छौं, हामी ख्रिस्टको पौराणिक शरीरमा जन्मिएका हौं। तपाईँ त्यसमा सामेल हुन आउन सक्नुहुन्न। म ब्रनाम परिवारमा भएको करिब 55 वर्ष भयो र तिनीहरूले परिवारमा सामेल हुन आऊ भनेनन्। म ब्रनाम भित्र नै जन्मिएको थिएँ, र तपाईँ पनि त्यही तरिकामा इसाई हुनुहुन्छ। तपाईँ एक इसाईमा जन्मनुभयो, सामेल हुन आउनुभएको होइन, तपाईँ त्यसभित्र जन्मनुभएको हो। हरेक मानिस जन्मसँग डराउँछन्। तिनीहरूसँग एउटा सानो हातलाई लिनलाई एक राम्रो सफा सुन्दर तरिका हुँदछ, या एउटा सानो कार्डमा हस्ताक्षर गर्ने खालको, या एउटा नुन राख्ने डब्बालाई लिदछ जुनमा केही पानी हुन्छ, त्यो जन्म होइन। एक जन्म त भयानक कुरा हुन्छ, जन्म त एक डरलाग्दो कुरा हुन्छ, चाहे त्यो सुँगुरको खोरमा होस्, या एक भूस राख्ने ठाउँमा होस्, या त गुलाबी रङले सिङ्गारिएको अस्पतालको कोठामा होस्। जन्म एउटा झमेला हो, र यसले तपाईँलाई लथालिङ्ग पार्छ। तपाईँ हार खान चाहनुहुन्न, तपाईँ यो त्यो या अरू कुनै पनि कुरा चाहनुहुन्न, तर आँसुले तपाईँको मुहारमा लगाएको रङलाई मुहारबाट पखालेर र तपाईँलाई भिन्न व्यक्ति बनाइदिन्छ। यदि तपाईँको नयाँ जन्म भयो भने त्यसले तपाईँलाई लथालिङ्गोपन त ल्याउँछ, तर तपाईँ एक नयाँ सृष्टि भई आउनुहुनेछ, बुझ्नुभयो? तिनीहरू त्यो चाहँदैनन्, तिनीहरू कुनै सजिलो तरिका चाहन्छन्, तपाईँ जान्नुहुन्छ, र त्यहाँ कुनै सजिलो तरिका छैन। जसरी गीतले भन्छ, उहाँले भन्नुभयो, म प्रभुको ठुक्राएको मानिसहरूसँग आफ्नो मार्ग लिन्छु, उहाँ स्वागत नगरिएको वृक्ष बन्न चाहनुहुन्न। प्रत्येक परमेश्वरको साँचो चिन्हलाई परमेश्वरको आवाज पछ्याएको हुन्छ। यदि एउटा व्यक्तिले देशमा एउटा चिन्ह दिन्छ, कुनै पनि समयमा दिन्छ, र त्यो आवाज जुन त्यो चिन्हको पछाडि उसले बोल्छ जुन परमेश्वरको वचन होइन भने त्यसलाई ध्यान पुर्याउनुहोस्, त्यसमा विश्वास नगर्नुहोस्। यदि कुनै पुरानो विद्यालयको यदि कोही व्यक्ति उभिन्छ र भन्छ परमेश्वरबाट चिन्ह देखाउँछ, र त्यो व्यक्तिको शिक्षा त्यही पुरानो धर्म शिक्षा ज्ञान हुन्छ जुन तपाईँले यी सबै वर्षहरूमा सुन्दै आएको थियो। परमेश्वरले त्यो चिन्हलाई कहिल्यै पनि पठाउनु भएको होइन। त्यो सही हो या होइन सो वचनमा गएर हेर्नुहोस्, वचनमा खोज्नुहोस्। त्यो व्यक्ति फेरि आउँदछ र भन्दछ, अब हामी सबै त्यसैमा सामेल हुन चाहन्छौ। यो पुरानो स्थापित गरिएको मामला हो, तपाईँ त्यस कुरामा विश्वास नगर्नुहोस्। मात्र हामी केही मिनटमै यस कुरामा जानेछौ, बुझ्नुभयो? होइन, त्यो कुरामा विश्वास नगर्नुहोस्। परमेश्वरले सधैँ आफ्नो चिन्हलाई प्रमाणित गर्नुहुन्छ। परमेश्वर बाटोको चिन्हले सधैँ परमेश्वरको आवाज बोल्दछ, र यदि यो त्यही पुरानै विद्यालय हो जसमा तपाईँ जानुभएको छ, यिनले तपाईँलाई एउटा चिन्ह किन देला, तपाईँ त्यसमा पहिले नै हुनुहुन्छ, त्यसले तपाईँलाई त्यो कुनामा लाने प्रयास गर्दैछ। रोक्यू चिन्ह, सुस्त हो, हेर्नुहोस् तपाईँ कहाँ जाँदै हुनुहुन्छ। यदि तपाईँले ध्यान दिनु भएन भने तपाईँ आफूले आफैलाई एउटा कुनामा लडाउनुहुन्छ। एउटा तिखो घुम्ती छ, र तपाईँ त्यहाँ घुम्नुभन्दा पहिला तपाईँलाई दुर्घटनाबाट बचाउन त्यहाँ सधैँ एउटा चिन्ह हुन्छ। असल सड़क निर्माताले चिन्ह लगाउँछ, र हामी महिमाको सड़कमा हिँड्दैछौ, र यदि चिन्ह त्यही पुरानो कुरालाई भन्छ भने त्यो परमेश्वरबाट हुँदैन। परमेश्वरले आफ्ना मानिसहरूलाई आकर्षित गर्नुको निम्ति चिन्हहरू दिनुहुन्छ। परमेश्वरको चिन्हहरू परमेश्वरको मानिसहरूको ध्यान आकर्षण गर्नुको निम्ति हो। परमेश्वरको चिन्हहरू परमेश्वरको मानिसहरूको ध्यान आकर्षणको लागि दिइएको हो। अब यहाँ जलिरहेको पोत्रा अगमबक्तालाई आकर्षण गर्ने चिन्ह थियो। उहाँ कोशिश गर्दै हुनुहुन्थ्यो, किनभने अगमबक्ता परमेश्वरबाट टाढा भाग्दै थिए, र परमेश्वरले जलिरहेको पोत्रा चिन्हको रूपमा दिनुभयो, र उनले यो अनौठो चिन्ह देख्यो। उनले भन्यो, म एकातर्फी फर्केर यो अनौठो चिन्ह के हो हेर्छु, किनकि यो झाडीमा आगो लागिरहेको छ तर यो जलेको चाहिँ छैन। अब परमेश्वरले आफूबाट टाढा भागेको अगमबक्ताको ध्यान खिच्दै हुनुहुन्थ्यो। उहाँले अरू कोहीलाई लिन सक्नुहुन्थ्यो, तर उहाँले यो कार्य गर्नुको निम्ति मूसालाई नियुक्त गर्नुभएको थियो र उनको स्थान कसैले लिन सक्दैन थियो। तपाईँ जान्नुहुन्छ यात्राको समयमा त्यहाँ अरू केही मानिसहरू थिए जसले यो कार्य गर्ने प्रयास गरे। दाथान उठे र ती मध्येबाट संस्था बनाउन चाहे। परमेश्वरले मूसालाई भन्नुभयो, आफूलाई तिनीहरूबाट अलग गर, म केवल तिनीहरूलाई निल्नेछु। बुझ्नुभयो, परमेश्वरले व्यक्तिगत रूपमा व्यवहार गर्नुहुन्छ। बुझ्नुभयो, अब यो ध्यान दिनुहोस्, उहाँले अगमवक्ताको ध्यान तान्ने कोसिस गर्दै हुनुहुन्थ्यो, अगमवक्ताको ठिक स्थानमा ल्याउनलाई। बुझ्नुभयो, र उहाँले जलिरहेको झाडीको चिन्ह दिनुभयो। र ध्यान दिनुहोस्, त्यो आवाज जसले चिन्हलाई पछ्याएको थियो त्यो धर्मशास्त्र अनुसारको आवाज थियो। मैले मेरा मानिसहरूको पुकार सुनेको छु, विलापको आवाजहरू सुनेको छु कार्य अधिकारीहरूको कारण, र मैले आफ्नो प्रतिज्ञा सम्झेको छु। आमेन। मामला यही समाप्त हुन्छ। मेरो प्रतिज्ञा सम्झेको छु त्यो धर्मशास्त्रको आवाज थियो, र म तलाई त्यहाँ पठाउँदैछु। म यहाँ तिनीहरूलाई छुटकारा दिन आएको छु र म तलाई पठाउँदैछु। याद राख्नुहोस्, परमेश्वरको कुनै व्यक्तिको कुनै काम गर्नुहुन्न, तपाईँलाई त्यो थाहा छ। यही नै कुरा हो मानिसको लागि ठेस हुने। बुझ्नुभयो, यही कुराले तिनीहरू येशूको विषयमा ठेस खाएका थिए। उनीहरूले भने, तिमी मानिस आफैलाई परमेश्वर बनाउँछौ। उहाँ परमेश्वर हुनुहुन्थ्यो तर तिनीहरूले बुझ्न सकेनन्, हो तिमी एक मानिस हौ। उहाँले भन्नुभयो, ठिक छ, तिमीहरू भविष्य वक्ताहरूलाई परमेश्वरहरू भन्छौ र तिम्रो व्यवस्थाले यो कुराहरूलाई पहिचान गरायो, र यदि तिमीहरूले तिनीहरूलाई परमेश्वरहरू भनी बोलाउँछौ जसमा परमेश्वरको वचन आयो, कसरी तिमीहरूले मलाई दोष लगाउन सक्छौ जबकि मैले म परमेश्वरको पुत्र हुँ भनी भनिरहेको छु। बुझ्नुभयो, ध्यान आकर्षण गर्न चिन्ह दिइन्छ। र याद राख्नुहोस्, यदि ध्यान त आकर्षित भयो तर त्यो त्यही पुरानै कुरा हो भने त्यो परमेश्वर होइन। तर परमेश्वरले अहिले अगमवक्तालाई आकर्षित गर्ने कोसिस गर्दै हुनुहुन्छ र उहाँले उनलाई चिन्ह दिनुहुन्छ। र आवाज जसले चिन्हलाई पछ्याउँदै थियो त्यो धर्मशास्त्रको आवाज थियो। मैले मानिसहरूलाई हेरेको छु, मैले तिनीहरूको चिच्याहट सुनेको छु, मैले मेरो प्रतिज्ञा सम्झेको छु। अब परमेश्वर आफ्नो प्रतिज्ञाको वचनबाट बोल्न जाँदै हुनुहुन्थ्यो। उहाँले आफ्नो अगमवक्ता पठाउनु पर्ने नै थियो, किनकि वचन अगमवक्तामा आउँदछ। बाइबलले भन्दछ, परमेश्वरले भन्नुहुन्छ, आफैले भन्नुहुन्छ कि उहाँले पहिले आफ्नो दास अगमवक्ताबाट प्रकट नगरिकन केही गर्नुहुन्न। बुझ्नुभयो, र फेरि चिन्ह दिइयो र धर्मशास्त्र पहिचान गरिन्छ। यही नै चिन्हको आवाज हो। मूसाको चिन्हको आवाजलाई हेर्नुहोस्, पहिलो चिन्ह जलिरहेको झाडी थियो, आवाज चाहिँ वचन थियो। मूसाले त्यसलाई चिन्हको रूपमा लियो र तल मिस्र देशमा गएर परमेश्वरले भन्नुभएको चिन्ह गरे, र चिन्हमा आवाज थियो र मानिसहरूले विश्वास गरे र तिनीहरू बाहिर निक्लिएर आए, र जबसम्म तिनीहरू हिँड्दै गए तिनीहरूले राम्रै गरे। तर जब तिनीहरूले आवाज विरुद्धमा गनगन गर्न सुरु गरे त्यसपछि तिनीहरू रोकिए। याद गर्नुहोस्, इजरायलले यात्रा गरेको थियो। के तपाईँ जान्नुहुन्छ कि तिनीहरू टाढा आएका थिए? तिनीहरू केवल 40 मिल टाढा र करिब 40 वर्ष लाग्यो। किन? किनभने तिनीहरूले त्यो आवाज जसले चिन्ह दिएको थियो त्यसको विरुद्धमा गनगन गर्न सुरु गरेका थिए। तिनीहरू कति कम यो कुरा जान्दथे, जब तिनीहरू तटमा कराउँदै थिए र आत्मामा नाच्दै थिए र मूसा आत्मामा गाउँदै थिए, र तिनीहरू त्यस ठाउँबाट मात्र केही दिनको दूरीमा थिए, तर तिनीहरूले गनगन गर्न सुरु गरे र केही भिन्न कुरा गर्न चाहे, र तिनीहरू 40 वर्षसम्म उजाड स्थानमा बसे र त्यही नष्ट भए किनभने तिनीहरूले विश्वास गरेनन्। परमेश्वरले भन्नुभयो, तिनीहरू तेरो विरुद्धमा बोलेका होइनन् मूसा, तिनीहरू मेरो विरुद्धमा बोलिरहेका छन्। त्यो परमेश्वरको आवाज थियो, मूसाको थिएन। अब ध्यान दिनुहोस्, यहोवा तिनीहरूसँग आफ्नो प्रतिज्ञाको वचनद्वारा बोल्न जाँदै हुनुहुन्थ्यो। त्यसैले उहाँले आफ्नो अगमवक्ताहरू पठाउनै पर्थ्यो। त्यो यदि तपाईँ हेर्न चाहनुहुन्छ भने त्यो उत्पत्ति 15:16 छ। त्यहाँ हामीले पाउँदछौ कि परमेश्वरले अब्राहमलाई भन्नुभयो, तेरो वंश पराया देशमा भएर यात्रा गर्नेछ र म तिनीहरूलाई मेरो शक्तिशाली हातबाट बाहिर निकाल्नेछु। अमोरीहरूको अधर्म अझै पूरा भएको छैन। सबै परमेश्वरको प्रतिज्ञाहरू जुन उहाँले दिनुभयो, यहाँ उहाँले अगमवक्तालाई जलिरहेको झाडीद्वारा आकर्षित गर्दै हुनुहुन्थ्यो। अब यदि जलिरहेको झाडीले यसो भनेको भए, मूसा परमेश्वर परमेश्वर हुनुहुन्छ, हो म त्यो विश्वास गर्छु, ओ मूसा तिमी ठिक गर्दैछौ, यही नै गर्दै गर, तिमीले एउटा राम्री स्त्री विवाह गर्यौ, उनी एक सुन्दर छोरी हो, निश्चय नै एक राम्रो छोरा पाएको छ, परमेश्वरको महिमा होस्। त्यो त त्यही पुरानो विद्यालय हो। बुझ्नुभयो, तर उहाँले केही गर्ने तयारीमा हुनुहुन्थ्यो, त्यसैले उहाँले मानिसलाई आकर्षित गर्नु पर्थ्यो। र उहाँले मानिसलाई गर्नको निम्ति दुईवटा चिन्ह दिनुभयो र भन्नुभयो, प्रत्येक चिन्हको आवाज थियो, त्यो हो भनी त्यसले साबित गर्दछ। अब ध्यान दिनुहोस्, ती आवाजहरूले के भन्दैछ? सृष्टिले समेत भन्दैछ, यहोवा अब बोल्नको निम्ति तयार हुनुहुन्थ्यो। फेरि पनि अगमवक्ताको आगमन नै एक चिन्ह थियो. तपाईँलाई त्यो थाहा छ, एक युगको निम्ति अगमवक्ताको आगमन नै चिन्ह हो. अब मैले दिव्य डाक्टरहरूको कुरा गरेको होइन, मैले कुनै वफादार पास्टर या राम्रो मान्छेको कुरा गरेको होइन. ती सबै ठिकै छ, तिनीहरू परमेश्वरका दासहरू हुन्. तर एक अगमवक्ता चाहिँ चिन्ह हो, बाइबलले यहाँ त्यही भन्छ. र चिन्ह के को हुन्छ? यो त्यो थियो जसले उहाँको वचन पूरा हुने तयारीलाई भन्दथ्यो. उहाँको अगमवक्ताको चिन्हको आवाजले पूरा हुन लाग्दै थियो. ध्यान दिनुहोस्, अगमवक्ताको आगमन चाहिँ छिट्टै आउनेवाला न्यायको चिन्हको चेतावनी हो. के तपाईँ त्यो जान्नुहुन्छ? यदि भूमिमा अगमवक्ता छ भने न्यायले प्रहार गर्न तयार रहेको हो. याद राख्नुहोस्, उसँग निश्चय नै पहिले परमेश्वरद्वारा प्रमाणित हुनुपर्दछ र त्यस समयको वचनले साबित पारिनुपर्दछ र त्यसपछि उसले चिन्हहरूको काम गर्दछ. र त्यो चिन्हलाई ध्यान दिनुहोस्, उसले के भविष्यवाणी गर्छ त्यो ध्यान दिनुहोस्. उहाँले भन्नुभयो, यदि त्यो हुन आउँछ भने त्यस मानिसलाई सुन, गन्ती 12 छ, यदि त्यो पूरा हुन आएन भने त्यसलाई बिर्सिदेऊ. उनले दिएको कुरा वचन अनुसार चिन्ह हुनुपर्दछ. र उहाँले एकपटक चिन्हको लागि के दिनुहुन्छ? यदि उहाँ हिजो आज सधैँभरि एक समान हुनुहुन्छ भने उहाँले निरन्तर उही नै दिनुहुन्छ. परमप्रभुको वचन अगमवक्ताहरूमा आएका थिए, तिनीहरू वचन थिए. र जब येशू आउनुभयो, उहाँ वचन हुनुहुन्थ्यो र वचनले हृदयको सोचहरू र नियतहरू र आदि इत्यादिहरू निरन्तर थाहा गर्दछ. अब ध्यान दिनुहोस्, यो अगमवक्ताको आगमनले न्याय नजिक छ भन्ने चिन्ह सधैँ दिँदछ. मात्र केही मिनटको लागि हामी यसलाई यही रोकौं, म धेरै लामो समय लिने छैन. अब आउनुहोस्, हामी एउटा जोडीलाई हेरौँ लगभग 10 मिनटको लागि, जबकि बाँकी रहेको सन्देश 10 मिनटको लागि हेरौँ. नोआ, एक अगमवक्ता जो भूमिमा थिए, आउनेवाला न्यायको चिन्ह थियो. मोसा, एक अगमवक्ता जो भूमिमा थिए, जो आउनेवाला न्यायको चिन्ह थिए. एलिया, एक अगमवक्ता जो भूमिमा थिए, आउनेवाला न्यायको चिन्ह थिए. योहन्ना, एक अगमवक्ता जो भूमिमा थिए, इजरायलको लागि आउँदै गरेको न्यायको चिन्ह थिए, जसलाई पूर्ण रूपमा काटिएको थियो. ध्यान दिनुहोस्, चिन्हले के गर्छ? चिन्ह ध्यान आकर्षण गर्नको लागि हो र चुनिएकालाई तयार पार्नु हो र न्यायको प्रहार हुनुभन्दा पहिला त्यहाँबाट बाहिर निकाल्नलाई हो. त्यही नै नोआले गरेका थिए. चुनिएकालाई तयार पारे, बाँकी रहेकालाई त्यसले के गरे? त्यो चिन्ह र चिन्हको आवाजले अविश्वासीहरूलाई दोषी ठहर्यायो र न्यायको लागि तयार पारिदियो. त्यसबाट उम्किनलाई चुनिएकाहरूलाई तयार पारिदियो. त्यही नै चिन्ह हो, त्यसैको लागि चिन्ह दिइन्छ. आउनेवाला न्यायको निम्ति चुनिएकाहरूले त्यो देख्नेछन्, जस्तो कि सानी स्त्री जो शुद्ध हृदयमा थियो र अशुद्ध शरीरमा थियो, र फरिसीहरू शुद्ध शरीरमा र अशुद्ध हृदयमा. त्यसले एउटालाई दोषी ठहर्यायो र अर्कोलाई बचायो. ठिक जुन न्यायले मोसालाई बचायो, त्यही न्यायले संसारलाई दोषी ठहर्यायो उनको प्रचारले. त्यसले चुनिएकाहरूलाई तयार बनाए. चुनिएकाहरू के को लागि तयार छन् त? जब तिनीहरूले परमेश्वरले पठाउनु भएको चिन्हलाई देखे, तिनीहरूले गएर वचनमा हेरे र यो हेर्दछन् कि के यो त्यहाँनिर हुनु नै पर्ने हो? हो, यहाँ छ. यो के हो? आउनुपर्ने न्याय थियो. त्यसपछि चुनिएकाहरूले उहाँको आवाज सुन्दछन्, तर नचुनिएकाहरूले नकार्दछन् र भन्छन्, वायात भन्दै गर, हामी त्यही पुरानै विद्यालय लिन्छौ. बुझ्नुभयो? त्यही तरिकामा लुथरको दिनहरूमा तिनीहरूले गरेका थिए, त्यही नै तरिकामा वेस्लीका दिनहरूमा तिनीहरूले गरेका थिए, त्यही नै तरिकामा तिनीहरूले अहिले पनि गर्दछन्, जुन तरिकामा तिनीहरूले सधैँ गरिरहे. तर यो चिन्ह हो र यसमा आवाज जसले चिन्हलाई पछ्याउँछ. अब त्यो कुरा नबिर्सनुहोस्, अब यो कुरालाई भित्र लिनुहोस्, किनभने हुन सक्छ म तपाईँलाई फेरि कहिले नदेखुला. म आशा गर्छु कि मसँग कुनै तरिका हुँदो हो त जहाँबाट म तल यहाँ कतै आएर र सबै भाइहरूलाई लिई, जब तिनीहरूमा जागृति भएको हुँदैन, एउटा तम्बु लगाउँथे र एकपछि अर्को दिनसम्म बस्थे र तबसम्म सिकाउँथे जबसम्म यसले वास्तवमै भित्र भिजाउँदैन थियो. तर उहाँले यसको लागि अनुमति दिनु हुँदैन, म सोच्दिन. बुझ्नुभयो? हामी अन्तिमको धेरै नजिक छौँ. म विश्वास गर्छु कि हामी ठिक अन्त्यमै छौँ. त्यहाँ मेरो किताब भित्र जुन मैले लेखेर राख्ने गर्छु, 1933 एक बिहानीमा जब म सन्डे स्कुल जाँदै थिएँ, एउटा ब्याप्टिस्ट सन्डे स्कुल जसमा म पास्टर थिएँ, पवित्र आत्मा ममा आउनुभयो र अन्तिमको समय मलाई देखाउनुभयो र 7 कुरा जुन हुन आउनेछ भने उहाँले देखाउनुभयो. मैले त्यसलाई रिपोर्ट गरेँ. त्यो एउटा पुरानो पहेँलो कागज हो. मलाई ठिक त्यही भन्नुभयो कि जर्मनीले कसरी त्यो सिक्रेट रेखा बनाउनेछ र कसरी अमेरिकीहरू महा नराम्रो रूपमा मारिनेछन् त्यो रेखा बन्नुभन्दा 11 वर्ष पहिले भयो। भन्नुभयो कसरी मुसोलिनी उठ्नेछ र कसरी उनी इथियोपिया जानेछ र कसरी इथियोपिया उसको खुट्टा मुनि झर्नेछ र उनी कसरी शर्ममय मृत्यु मर्नेछ, कसरी उल्टो पुल्टो पारिनेछ र उनको आफ्नै मानिसले उनलाई थुक्नेछन्। र मैले भने त्यहाँ 3 वटा वादीहरू हुनेछन्, साम्यवाद, फासीवाद र नाजीवाद। ती सबै रूसको बाहिर साम्यवाद समाप्त हुनेछ र त्यसले क्याथोलिकवादलाई नाश गर्नेछ। हेर्नुहोस् यदि यसले यस्तो गर्नेछ या गर्ने छैन। र मैले भने यति धेरै प्रगतिले ठाउँ लिनेछ। मैले भने मैले अण्डा आकारको गाडीहरू सड़कतिर गइरहेको देखे, कारहरू राजमार्गमा कुनै प्रकारको नियन्त्रणले चलिरहेको थियो, त्यसलाई तिनीहरूले निर्देशन दिनु पर्दैन थियो। मैले एक अमेरिकी परिवार कारको पछाडि भागमा चेकर खेलिरहेको देखे। ठिक अहिले तिनीहरूसँग यो कार छ, यदि उनीहरूसँग त्यो चलाउने राजमार्ग भइदिए, सानो बोक्स वागन पूर्ण रूपले अण्डाको आकार छ किन त्यस्तै छ र यसको अरू कारहरू पनि त्यस्तै छ। के तपाईँ कल्पना गर्न सक्नुहुन्छ अहिलेको तुलनामा 1933 को कारहरू कस्तो देखिन्थ्यो। र त्यसपछि फेरि पनि उहाँले भविष्यवाणी गर्नुभयो कि स्त्रीले भोट हाल्ने अनुमति पाउने र तिनीहरूले के गर्नेछन् र जसरी यो देश जुन इजरायलको रूपमा जमिनमा आयो र त्यहाँको निवासीहरूलाई त्यहाँबाट लखेटिदियो र त्यस देशमा बस्न थाल्यो। र तिनीहरूको पहिलो केही राजाहरू दाउद र सोलोमन जो परमेश्वरको भय मान्य राजाहरू थिए, केही समयपछि आहाब राजा दृश्यमा देखा परे। तिनीहरूले उनलाई भोट भित्र ल्याए, कुर्सी बन्यो, मण्डली सांसारिक बन्यो। र हामीसँग पनि लिंकन र वाशिङटन थियो। हेर्नुहोस् आज कस्तो छ, हेर्नुहोस् हामी कहाँ जाँदैछौ, अहिले आउनेवाला कुरा के होलान्, हामी अन्तिम समयमा छौ। र यो एक चिन्ह हो, प्राकृतिक जस्तै वास्तविक छ। यसले चुनिएकाहरूलाई तयार पार्दछ र अविश्वासीहरूलाई न्यायको लागि दोषी ठहर्याउँदछ। यदि यो अगमवक्ता साँचो अगमवक्ता हो भने र उनले के भन्छ त्यो पूरा हुन आउँछ भने बाइबलले गन्ती 12:6 भन्दछ, उनको चेतावनी सुन किनकि त्यो मानिस होइन भनी प्रमाणित गरिएको छ। एक अगमवक्ता मानिस हो तर अलौकिक चिन्हबाट आएको आवाज चाहिँ वचन रूपी आवाज हो, त्यो प्रमाणित गरिएको छ, तब त्यो चेतावनी हो। बाइबल अगमवक्ताद्वारा लेखिएको याद रहोस्, दोस्रो पत्रुसको 1:21 पनि र हिब्रू 1:1 पनि लेखिएको छ। मूसाको निम्ति आगोको खामो चिन्ह हो, आवाजले बोल्नेवाला थियो, आगोको खामोले आवाजले बोल्न जाँदै थियो भनी देखाउँदै थियो, त्यो चिन्ह थियो एक आगोको खामो। तपाईँ मानिसहरू जो हर्सनबाट हुनुहुन्छ, तपाईँहरूले यी कुराहरू सम्झनु पर्ने हो। यो कुरा गरेको धेरै समय भएको छैन। मूसा एक अगमवक्ता जो इजरायलको चिन्ह थियो कि प्रतिज्ञा ठिक पूरा हुन लागेको थियो। जब मूसा तल आयो र अगमवक्ताको चिन्हको काम गरे, ठिक त्यही समय तिनीहरूले जाने कि उनले नै तिनीहरूलाई भेला गराउनेछन्। परमेश्वरको वचन क्रममा कति सिद्ध छ, प्रत्येक समय उस्तै छ। जसरी मैले गत राति भनेको थिए, कसरी उरिम थुमिमले र सबै कुराले सधैँ परमेश्वरको उत्तर दिएको छ। फेरि पनि एक अगमवक्ता लिऊ, केही छिनको लागि योना लिऊ। मैले योनाको पहिलो अध्याय यहाँ लेखेर राखेको छु, 1 अध्याय यहाँ अगमवाणीको छ। योना व्हेल माछाको पेटबाट आउनु एउटा चिन्ह थियो, बुझ्नुभयो। ती मानिसहरू मूर्ति पूजक थिए, तिनीहरूले समुद्रका देवी देवतालाई पुज्थे र तिनीहरूको समुद्रको देवता व्हेल माछा थियो। अब धेरै मानिसहरूले योनालाई दोषी बनाउन थाले, मैले सधैँ योनालाई लिएको छु। योना प्रभुको इच्छाबाट बाहिर थिएन, धर्मी जनको कदम परमप्रभुको आज्ञामा उठ्छ। हामी भन्न चाहन्छौ उनी योना थिए, तर आउनुहोस् हामी यसलाई केवल त्यो प्रकारमा लिऊ। एकचोटि उनी के को योग्य थिए, म जान्दछु कि उनी निनवे जान पर्ने थियो, तर परमेश्वरले उनलाई टार्सिसतिर जाने जहाजमा चढाइदिनुभयो र उनलाई समुद्र समस्या हुनेवाला थियो। योनाले भने, मेरो हात र खुट्टा बानिदेऊ, म नै त्यो हुँ जो समस्यामा छु, जो यो समस्याको कारण हो, र उनलाई बाहिर फालिदियो र माछा पानीमा भएर पौडिँदै थियो, त्यो ठूलो माछा जसले योनालाई निल्यो। म जान्दछु कि यो कुरा विज्ञानलाई विश्वास गर्न गाह्रो छ, यहाँ धेरै समय भएको छैन। लुइसभिल केन्टकीमा लगभग 10 वर्ष अगाडि तिनीहरूसँग एउटा व्हेल माछा थियो जुन एउटा मालगाडीमा राखिएको थियो र त्यहाँ एउटा सानो रिकी थियो। उसँग जति उसले नियन्त्रण गर्न जान्दथ्यो त्योभन्दा बढी ज्ञान थियो। उसले बाइबललाई झुटो बोली साबित गर्न चाहन्थ्यो। उसले भन्यो, तपाईँलाई थाहा छ, तपाईँ त्यो पुरानो भनाई सुन्नुहुन्छ कि योनालाई व्हेल माछाले निलेको थियो। उसले भन्यो, हेर्नुहोस् यसको घाटीबाट तपाईँले एउटा बल समेत छिराउन सक्नुहुन्न, यो अति सानो थियो, कसरी एउटा पूरै विकसित मान्छे त्यस पेटमा जान सक्छ र? भन्यो, तपाईँले देख्नुभयो, त्यो मात्र एउटा पुरानो भनाई हो जस्तो कि बाइबल यी कुराहरूले भरिएको छ। त्यो मेरो विचारको लागि अति नै हो, मैले भने म त्यसमा केही भन्न चाहन्छु। भन्यो तपाईँलाई के भन्नु छ र? मैले भने तपाईँ बुझ्नुहोस् कि तपाईँले बाइबल सही तरिकामा पढ्नु भएको छैन। मैले भने बाइबलले भन्छ कि यो एउटा विशेष माछा थियो, परमेश्वरले ठूलो एउटा माछा तयार पार्नुभएको थियो, यो एक विशेष गरी बनाइएको थियो ताकि उसलाई निल्न सकोस्, जसको कारण माछाले त्यो गर्न सकेको थियो। त्यो एक साधारण माछा थिएन, परमेश्वरले असाधारण कार्य गर्न जाँदै हुनुहुन्थ्यो, त्यसैले उहाँले असाधारण माछालाई लिनुभयो। बुझ्नुभयो? उसले त्यसपछि अरू केही पनि त्यस विषयमा भनेन। त्यसैले परमेश्वरसँग एउटा विशेष कुरा थियो। एउटा सानी केटी जस्तै एक समय आराधनालयबाट आउँदै थियो, उसको छोटो कपाल पछाडिपट्टि तबसम्म यति सिधा बनाएको थियो कि जबसम्म उसको मुहार एउटा छिलेको प्याज जस्तो देखिएको थियो। उसँग मात्र एउटा बाइबल थियो, ऊ जाँदै थियो। यो बुढो व्यक्ति जसको नाम जिम डोर्से थियो, ऊ युटिकामा बस्थ्यो। ऊ अविश्वासी थियो, एउटा बुढो सिपाही थियो र उसले परमेश्वरलाई विश्वास गर्दैनथ्यो। र उसले भन्यो, तिमी कहाँ जाँदैछौ जवान केटी? उनले भनिन्, म घर जाँदैछु श्रीमान। भन्यो, तिम्रो हातमा त्यो के समातिरहेका छौ? उनले भनिन्, यो बाइबल हो। भन्यो, तिमीले त्यसलाई विश्वास गर्दैनौ? गर्छौ र? उसले भनिन्, हो, म विश्वास गर्छु श्रीमान। र भन्यो, तिमीले त्यो योनालाई वेल माछाले निलेको कथा विश्वास गर्छौ? भनिन्, किन मैले यहाँको सबै वचन निश्चय नै विश्वास गर्छु। उसले भन्यो, तिमीले त्यस कुरा विश्वास बाहेक अरू कुन कुराबाट साबित गर्न सक्छौ जुन कुरालाई तिमीले विश्वास गर्छौ? किन उनले भनिन्, जब म स्वर्ग जानेछु म योनालाई सोध्नेछु। बुझ्नुभयो? उसले भन्यो, यदि योना स्वर्गमा छैन भने के गर्छौ? उनले भनिन्, त्यो हो भने तपाईँले उसलाई सोध्नुपर्ने हुन्छ। त्यसैले मैले सोचे यो कुरा उसले सिधा गर्नुको लागि अति राम्रो थियो। त्यसैले मलाई लाग्छ त्यो ठिक कुरा हो। यदि बाइबलले भन्छ योनाले वेल माछालाई निल्यो, म विश्वास गर्ने थिएँ। उहाँले तयार पार्न सक्नुहुन्छ। परमेश्वर जे भन्नुभएको छ परमेश्वरले त्यो पूरा गर्न सक्नुहुन्छ र उहाँले सधैँ वचन पूरा गर्नुहुन्छ। त्यसैले योना, हामी उहाँको मजाक उडाउँछौ, तर तपाईँले कहिल्यै माछामा ध्यान दिनुभएको छ जब त्यो पौडन्छ? त्यसैले आफ्नो आहारा शिकार गरिरहेको हुन्छ र जब आहारा खान्छ त्यो ठिक तल मुनि जान्छ र तल आफ्नो पौडिने अङ्गको लागि विश्राम गर्छ। आफ्नो सुनौलो माछालाई खुवाउनुहोस् र के हुन्छ हेर्नुहोस्। तिनीहरूको सानो पेट भरिन्छ र फेरि तल गएर आफ्नो पौडिने अङ्गलाई ठिक तल लगेर त्यसको सहारामा राख्छ र त्यही बसिराख्छ र आराम गर्छ। ठिक छ, यो ठूलो तयार गरिएको माछा आउँछ र यो अगमबक्तालाई निल्छ र त्यो समुद्रको तल गएर बस्छ र हुनसक्छ 40 फिट गहिराईमा गएर बस्छ। त्यो समुद्रको तलको भागमा गएर आराम गरिबस्छ, ठिक तल जान्छ। अब हामी सधैँ योनाको विषयमा सोचिरहेका छौँ र सबैले भन्ने गर्छन्, अब मेरो निम्ति प्रार्थना गरियो तर मेरो हात अझै ठिक भएको छैन, मेरो निम्ति प्रार्थना गरियो तर मलाई अझै पनि ठिक भएको महसुस छैन। तपाईँ योनामाथि कहिल्यै पनि नकराउनुहोस्। अब हेर्नुहोस् उसँग भएको लक्षणहरू। अब पहिलो स्थानमा ऊ एक तुफानी समुद्र बाहिर थियो र ऊ त्यो मार्गबाट भागेको थियो जसको लागि परमेश्वरले उसलाई पठाएको थियो। उसको हात र खुट्टा बाँधिएको थियो, उसलाई तुफानी र प्रचण्ड समुद्रमा फालिएको थियो र व्हेलले उसलाई निलेको थियो र समुद्रको तल्लो भागमा गएर बसेको थियो र ऊ त्यो बान्तामा बसिरहेको थियो। त्यहाँ व्हेलको पेटमा थियो, उसको गर्दनभरि समुद्री घाँसहरू बेरिएको थियो र यदि उसले यो तर्फी हेर्यो भने यो व्हेलको पेट थियो। उसले अर्कोपट्टि हेर्दा यो पनि व्हेलको पेट नै थियो। जताततै उसले हेरे पनि त्यो व्हेलको पेट थियो। तपाईँ लक्षणहरूको विषयमा कुरा गर्नुहुन्छ, हुनसक्छ उसँग त्यो थियो, तर तपाईँलाई थाहा छ उसले के भन्यो। उसले भन्यो, यो धोकाको व्यर्थ कुराहरू हुन्, म त्यसपट्टि अब धेरै हेर्दिन, तर एकचोटि फेरि पनि म तपाईँको पवित्र मन्दिरलाई हेर्नेछु। किनकि सोलोमन जो संसारिक मानिस थिए, जसले मन्दिरलाई अर्पण गर्दा यो भनेका थिए, परमप्रभु यदि तपाईँको मानिस कहीँ समस्यामा हुँदा र पवित्र स्थानमा हेरे भने स्वर्गबाट त्यसलाई सुन्नुहोस्। र योनाभित्र सोलोमनले गरेका प्रार्थनामा विश्वास थियो र परमेश्वरले 3 दिन र 3 रात पछि योनालाई छुटकारा दिनुभयो। हुनसक्छ उहाँले तल अक्सिजनको तम्बु लगाइदिनु भएको थियो, मलाई थाहा छैन उहाँले के गर्नुभयो, तर उहाँले उनलाई वचन अनुसार 3 दिन 3 रातसम्म जिउँदो राख्नुभयो र वचन सही हो। ठिक छ, यदि यो ती परिस्थितिहरू मुनि उसले फेरि मानिसले बनाएको पवित्र स्थानलाई हेर्छ भने आज राति तपाईँले र मैले कति धेरै त्यो मन्दिरमा हेर्नुपर्नेछ जहाँ येशू सर्वशक्तिमानको दाहिने हातपट्टि आफ्नो रगतमा खडा हुनुहुन्छ, हाम्रो पेसाको लक्षणहरूमा मध्यस्थ बनाउँदै हुनुहुन्छ। योनालाई निन्दा नगर्नुहोस् र तपाईँमा के खराबी छ त्यो चाहिँ हेर्नुहोस्, प्रतिज्ञातिर हेर्नुहोस्। परमेश्वरले त्यसै भन्नुभयो, यदि तपाईँ अब्राहमको सन्तान हुनुहुन्छ भने, परमेश्वरले त्यसो भन्नुभयो, उहाँले प्रतिज्ञा बनाउनुभयो र त्यसैले मामला टुङ्ग्याउँछ। ध्यान दिनुहोस्, सबै मानिसहरूले बाहिर माछा मार्दै थिए र तिनीहरू जालो तान्दै थिए र अरू चिजहरू तान्दै थिए। केही समयपछि माथि समुद्री देउता व्हेल आयो, हतारिँदै किनारमा आयो। सबैजना आफ्नो घुँडामा निहुरिए। परमेश्वर जान्नुहुन्छ कसरी कार्य गर्ने भनी। र माछा ठिक किनारमा आयो र आफ्नो जिब्रो बाहिर निकाल्यो र जब जिब्रो निकाल्यो, यहाँ अगमवक्ता ठिक व्हेल माछाको मुखबाट हिँड्दै बाहिर आए। अगमवक्ता त्यो देउताले अगमवक्तालाई ठिक किनारमा उकालिदियो। यो कुरामा कुनै आश्चर्य छैन कि तिनीहरूले पश्चाताप गरे। बुझ्नुभयो? त्यो एउटा चिन्ह थियो। योना एउटा व्हेल माछाद्वारा छुटकारा दिएको एउटा चिन्ह थियो। उनले के गरे? त्यो परमेश्वरबाट एक चिन्ह थियो। आवाजले के भन्यो? पश्चाताप गर नत्र 40 दिनमा नाश हुनेछु। परमेश्वरले चिन्ह, परमेश्वरको आवाज। सधैँ जब परमेश्वरले चिन्ह पठाउनुहुन्छ, परमेश्वरले त्यो चिन्हको पछाडि आवाज पठाउनुहुन्छ। ध्यान दिनुहोस्, पश्चाताप गर अन्यथा 40 दिनमा यो सारा सहर नाश हुनेछ। योहन्ना अगमवक्ता पृथ्वीमा देखा परे। 400 वर्ष अगमवक्ता बिना रहेपछि देखा परे। 400 वर्षपछि चिन्हको रूपमा देखा परे। त्यो छोटो ढिलाइ समय थियो। अब यदि तपाईँ आत्मिक हुनुहुन्छ भने मैले भनिरहेको कुरा बुझ्नुहुनेछ। परमेश्वरले तपाईँको समझ खोलिदिन सक्नुभएको होस्। यो कति ढिलो समय पछि भयो? 400 वर्षसम्म इजरायल अगमवक्ता रहित थियो। मण्डलीहरूमा यति धेरै गोलमाल भइसकेको थियो र त्यहाँ दृश्यमा योहन्ना आए। योहन्ना एक अगमवक्ता थिए जो पछि मसीह आएर बोल्नुहुनेछ भन्ने एक चिन्ह थिए। ध्यान दिनुहोस्, किनभने मलाकी 3 भनेको थियो, म आफ्नो सन्देशवाहकलाई मेरो अघि अघि पठाउँछु ताकि मेरो लागि बाटो तयार पारोस्, मानिसलाई तयार पारोस्। योहन्नालाई हेर्नुहोस्, ऊ भित्र कुनै स्वार्थ थिएन। उनले कहिल्यै पनि कुनै महिमा लिएनन्। तिनीहरूले उनलाई मसीह भनी भन्न कोसिस गरे, तर उनले भने, म उहाँको जुत्ताको फिता खोल्ने लायकको छैन। तर यसु देखा पर्नुभयो, उहाँसँग चिन्ह थियो, आगोको खामो, उहाँमाथि ज्योति थियो, ढुकुर जस्तै रूपमा आवाज तल आयो यसो भन्दै, यिनी मेरा प्रिय पुत्र हुन् जोसँग म अति प्रसन्न छु। अब योहन्नाले झट्टै भने, उहाँ बढ्नु पर्दछ, म घट्नु पर्दछ। उनले मण्डलीलाई ख्रीष्टलाई प्रस्तुत गराए। आमेन। हामीलाई त्यसो भनिएको छ, अन्तिम दिनहरूमा जुन फेरि दोहोरिनेछ, त्यहाँ एउटा सन्देश आउनेछ जुनले मानिसहरूमा मसीहको परिचय दिनेछ र त्यो त्यस प्रकारको हुनेछ। तिनीहरू लाटो सर खडा हुनेछन् जस्तो कि तिनीहरूले विगतमा गरेका थिए। उहाँले यो प्रतिज्ञा गर्नुभएको छ। मत्तीको अर्को अध्याय मलाकीको हामीलाई त्यस विषयमा बताउँदछ। तिनीहरूले यस विषयमा सोधेका थिए। योहन्नाको स्वभावले उनलाई एलियाको आत्मामा परिचित गरायो। ध्यान दिनुहोस्, अब एलिया ती व्यक्ति थिए जो इजरायलको अराजकताको समयमा खडा भएका थिए। अहाब राजा थिए र सबै स्त्रीहरूले इजेबेलको नकल गरेका थिए र सम्भावत वाटरहेड कपाल काट्ने र सबै कुरा गरेका थिए। सायद आजको स्त्रीले गरेको जस्तै थियो र सबैजना इजेबेलको पछि लागेका थिए र पास्टरहरूले यति त ठिकै हो सोच्थे। तिनीहरूलाई एक्लै छोडिदिउँ, तिनीहरूलाई यी कुरा गर्न दिउँ। र त्यो समयमा परमेश्वरले एकजना व्यक्ति उजाडी स्थानबाट ल्याउनुभयो जसको नाम एलिया थियो। हामीलाई थाहासम्म छैन कि उनी कहाँबाट आए। उसको पहिचान गर्नलाई कुनै विद्यालय थिएन, तर उनी खडा भए र ती सबै कुरालाई निन्दा गरे। उनले सबै ढाँचाको निन्दा गरे। यदि उनी आज हाम्रो दृश्यमा आउँथ्यो भने उनले हाम्रो ढाँचालाई पनि निन्दा गर्ने थिए। उनले सबै इजिबेलको निन्दा गरे र अन्तमा उनी नै त्यो स्त्री थिए जसले अगमवक्तालाई तोडिन्, योहन्नालाई जस्तो बाहिर भगाइदियो। उनी जुनिफरको रूख मुनि बसिरहेका थिए जब इजिबेलले मार्न आउँदै थिए। उसले उनलाई घृणा गर्थे। र तब हामीले भेटाउँछौ कि जब योहन्ना आए, उजाडी स्थानबाट बाहिर आए, उजाडी स्थानको प्रेमी थिए, त्यहाँबाट आएर आधुनिक स्त्रीहरूको लागि एक सिधा सन्देश लिएर आए, जो सम्बन्ध विच्छेद गरेर विवाह गरिबस्दै थिए र फेरि विवाह गर्दै थिए। उनले ती कुराहरूलाई काटेर टुक्रा पारिदिए। उनी कुनै विद्यालयबाट कहिल्यै आएका थिएनन्। उनी परमेश्वरबाट आएका थिए, एक व्यक्ति जो परमेश्वरले पठाएका थिए, र उनले ती आधुनिक स्त्रीहरूको विरुद्धमा कडा निन्दा गरे र उनले कसैलाई छोडेनन्। तर उनले खुला रूपमा भने कि समय नजिक छ, मसीह बोल्नेवाला हुनु छ। त्यस कुरालाई हेर्नुहोस्। अब त्यो एलियाको पहिलो आगमनको समय र आजको यी आधुनिक अगमवक्ताहरूलाई तुलना गर्नुहोस्। तिनीहरूका इजिबेलहरूलाई कपाल काट्न दिएका छन्, छोटो वस्त्र पहिरन दिएका छन्, चुरोट पिउन दिएका छन्। जे पनि तिनीहरू गर्न चाहेका छन् त्यसमा अगुवाई गरिरहेका छन्। केही नभनेकै राम्रो हुन्छ। स्त्रीले उसलाई छोडिदिन्छ र अर्को लिएर आउँछ। तिनीहरूलाई मानिसहरूले बनाएका सिद्धान्तहरूमा डोराइरहेका छन्। त्यो शर्मको कुरा हो। मानिसले बनाएको सिद्धान्त र ती कुराहरू गरेर तिनीहरूले परमेश्वरको आज्ञाहरू प्रभाव रहितका बनाएका छन्, किनकि तिनीहरू मण्डलीमा सामेल हुन सक्छन् र अझै इसाईहरू हुँ भने ढोङ्गी बन्छन् र आफ्नो अधिकारहरू पक्रिरहन्छन् र तिनीहरू इसाईहरू हुँ भन्छन् र त्यही गर्दै जान्छन्। त्यही नै जे तिनीहरूले चाहन्छन्, त्यही तिनीहरूले त्यस समयमा पनि गरेका थिए। तर याद गर्नुहोस्, यो यस्तो समय हो जसरी परमेश्वरले मलाकी चारमा प्रतिज्ञा गर्नुभएको थियो, त्यो वचन उहाँले फेरि पूरा गर्नुहुनेछ। यो ठिक हो। हेर्नुहोस्, हामी आज कहाँ छौँ? ठिक जस्तो योन्नाको समयमा भएको थियो, ठिक पहिलेको समयहरूमा भएको थियो, त्यस्तै नै छ। यो सानो बुढो आमोस खडा भएको हेर्नुहोस्, एक सानो बुढो व्यक्ति। हामी जान्दैनौ उनी कहाँबाट आए। उनी एक गोठाला थिए। परमेश्वरले उनलाई भेडा चराउन र गाई चराउन बाहिर लाँदै हुनुहुन्थ्यो र उनलाई प्रशिक्षण दिँदै हुनुहुन्थ्यो। र जब उनी सामरियामा आए र जब उनी त्यो पर्वतमा आए, खडा भए र त्यहाँ तल हेरे र त्यो सूर्य उनको शिरको तालुमा चम्कदै थियो र उनको सेतो जुङ्गा दारी र उनको आँखाहरू एकैतर्फी हेर्दै थियो र चम्कदै थियो। उनको भक्तिपूर्ण आँखा झिम्किए यसकारणले होइन कि भित्र आएर पर्यटकले हेर्ने दृश्य देखेर, किनकि पुरै सहर पापमा दिइएको कारणले थियो। यो सानो अपरिचित व्यक्ति को हो? उनी आमोस थिए, अगमवक्ता थिए। उनले दोस्रो यरोबाम जो वचन त्यागेका थिए, आफ्नो मानिसहरूलाई जे पनि गर्न दिन्थे, उनको समयमा अगमबाडी बोलेका थिए। पूजाहारी सबै त्यसमा सामेल थिए। तिनीहरूले सबैभन्दा राम्रो मण्डलीहरू बनाएका थिए। तिनीहरूसँग राम्रा लुगाहरू थिए। तिनीहरूका स्त्रीहरू अनैतिक थिए। तिनीहरूले आफूले चाहेको जस्तो लुगा लगाउँथे। पर्यटकहरू सबै ठाउँबाट त्यहाँका सुन्दर स्त्रीहरूलाई हेर्न र तिनीहरूको व्यवहार हेर्न आएका थिए। फेरि एउटा अर्को आधुनिक संयुक्त राज्य अमेरिका जो परमेश्वरको मानिस हुनपर्ने थियो, कसैले पनि त्यो विषयमा कहिल्यै पनि केही भनेनन्। त्यो मानिसको एउटा चङ्गुल जस्तो देखिन्थ्यो। आज अहिले 18 वर्षकी छिन्। मेरो रेबिका आज 18 वर्षकी छिन्। 18 वर्ष मैले यस राष्ट्रलाई यी कुराको निम्ति निन्दा गरेर पार गरे र जब म फर्केर आउँछु एक वर्षपछि अर्को वर्षमा, मैले भन्न सुरु गरेको समयमा भन्दा यहाँ झन बढी कपाल काटेको स्त्रीहरू हुन्छन्। एक महान पेन्टिकोस्टल प्रचारकले मलाई एउटा कोठामा लग्नुभयो। लगभग एक वर्ष अगाडिको कुरा हो। राम्रो, सबैमा परिचित, संसारभर प्रख्यात व्यक्ति हुनुहुन्थ्यो। उहाँले मलाई भन्नुभयो, भाइ ब्रनाम, मेरो हात तपाईँ माथि राख्न दिनुहोस् र म तपाईँको निम्ति प्रार्थना गरिदिनेछु। मैले भने, म बिमार छुइनँ त। उहाँले भन्नुभयो, तर त्यहाँ केही खराबी छ। उहाँले भन्नुभयो, भाइ ब्रनाम, तपाईँले आफ्नो सेवकाई नाश गर्नुहुनेछ। कोही पनि तपाईँसँग सहकार्य गर्ने छैन। यो कुरामा कुनै आश्चर्य छैन कि तपाईँसँग कोही प्रचारक सहकार्य गर्ने छैनन्, जुन तरिकाले तपाईँले स्त्रीहरूलाई निन्दा गर्नुहुन्छ। उहाँले भन्नुभयो, ती मानिसहरूले तपाईँलाई अगमवक्ता भन्दछन्। मैले भने, म हुँ भने मैले कहिल्यै भनेको छुइनँ। उहाँले भन्नुभयो, तर तिनीहरू सोच्दछन् कि तपाईँ हुनुहुन्छ। उहाँले भन्नुभयो, मैले पनि त्यही विश्वास गर्छु। उहाँले भन्नुभयो, तपाईँलाई बिमारीहरूलाई प्रार्थना गर्नुको निम्ति बोलाइएको हो। उहाँले भन्नुभयो, बिमारीहरूलाई प्रार्थना गर्नुहोस् र ती स्त्रीहरूलाई चाहिँ एक्लै छोडिदिनुहोस्। तपाईँले तिनीहरूको चित्त दुखाउनुहुन्छ। मैले सोधे, कसरी? उहाँले भन्नुभयो, तिनीहरूले काटेको कपाल र अरू कुराहरूको विषयमा बोलेर। मैले भने, त्यो गलत हो। बाइबलले भन्दछ, एक स्त्री जसले कपाल काट्छ उनको पतिले उनलाई आफूबाट अलग राख्न सम्बन्ध विच्छेद गर्नेसम्म अधिकार पतिको हुन्छ। वास्तवमै त्यही हो। उनले आफ्नो शिरको अनादर गर्छ। त्यही नै कुरा हो जुन बाइबलले भन्दछ। अब मलाई थाहा छैन तपाईँलाई यो मनपर्छ या पर्दैन, तर त्यो नै कुरा हो जुन बाइबलले एकोरन्थीमा भन्दछ। शरीर कसिएर टाँसिएको वस्त्र तबसम्म लगाउँछन् जबसम्म छाला बाहिर निस्किँदैन र तिनीहरू वरपर आउँछन् भन्छन्। किन महोदय ब्रानम, तिनीहरू त्यसै प्रकारका लुगाहरू बेच्छन्। अझै पनि तिनीहरूसँग ती चिजहरू छन् र सिलाई मेसिनहरू छन्। त्यहाँ कुनै बहाना छैन। एसिम र डङ्कार्ड स्त्रीहरू अझै ती लगाउँछन्, पक्का हो। र के हुन्छ? उनीहरू त्यहाँ बाहिर जान्छन् र त्यस्तो काम गर्छन्। एक स्त्रीले भनिन्, ठिक छ श्रीमान ब्रनाम, म छोटो वस्त्र लगाउँदिन, म लगाउँछु। त्यो के हो? पेडल पू हो। भनिन्, मैले त्यो लगाउँछु। मैले भने, त्यो त अझै नराम्रो कुरा हो। मैले भने, बाइबलले भन्छ स्त्रीले पुरुषको कपडा लगाउनु घृणित कुरा हो र संयुक्त राज्यमा अहिले कति घृणित देखिने प्रकारका दृश्य छन्, बुझ्नुभयो? त्यो सही हो। मलाई केही भन्न दिनुहोस् दिदी बहिनी, तपाईँ लिली फुल जतिकै चोख्नुहुन्छ होला तपाईँको श्रीमानको लागि या केटा साथीको लागि, तर न्यायको दिनमा तपाईँले व्यभिचार गरेकोमा उत्तर दिनुपर्ने हुन्छ। यसुले भन्नुभयो, जो कोहीले एक स्त्रीमा कुदृष्टि लगाउँछ त्यसले आफ्नो हृदयमा पहिले नै व्यभिचार गरेको हुन्छ। यदि त्यो पापीले तपाईँलाई हेर्यो भने तपाईँले न्यायको दिनमा उत्तर दिनुपर्ने हुन्छ। तपाईँले आफैले आफूलाई उसँग प्रस्तुत गर्नुभयो, आफूलाई ठिक राख्नुहोस्। किन भक्तिपूर्ण स्त्रीले त्यस्तो लुगा लगाउने चाहना गर्ला? तब फेरि तपाईँ पवित्र आत्मा छ भने तपाईँ दावी गर्नुहुन्छ, किनभने तपाईँ अन्य भाषाहरूमा बोल्नुभयो र भुइँमा माथि तल उफ्रनुभयो। त्यो मैले त्यस्तो अविश्वासीले पनि गरेको देखेको छु, पोटेन्टस जातिले पनि गरेको देखेको छु। पवित्र आत्मा त शुद्ध, पवित्र र चोखो छ, निश्चय नै हो। यो मान्छेले भन्यो, यदि तपाईँ तिनीहरूले तपाईँ अगमबक्ता हुनुहुन्छ भनी विश्वास गर्छन्, किन तपाईँ तिनीहरूलाई महान आत्मिक वरदान पाउने र परमेश्वरको लागि काम कसरी गर्ने भन्ने शिक्षाहरू दिनुहुन्न? तपाईँ तिनीहरूलाई यो किन सिकाउनुहुन्छ यदि तपाईँ अगमबक्ता हो भने? मैले भने, कसरी म तिनीहरूलाई बीजगणित सिकाउन सक्छु जबकि तिनीहरूले आफ्नो एबीसी नै सिकेका छैनन्? तपाईँलाई थाहा छ एबीसीको अर्थ के हो? सधैँ ख्रिस्टमा विश्वास गर, कसरी तपाईँ गर्न जानुहुनेछ? बुझ्नुभयो? तपाईँ यहाँ तल सुरुबाट आउनुको साटो त्यहाँ माथि जान चाहनुहुन्छ। परमेश्वरले आफ्नो मण्डली यसो ख्रिस्टको जगमाथि बसाल्नुहुनेछ र त्यो बाइबल हो। त्यसभन्दा बाहिर अरू सबै कुरा तैरिने बालुवाको जमिन हो। परमेश्वर बदलिनुहुन्न, उहाँको स्वभाव बदलिँदैन। उहाँले स्त्रीलाई पुरुषलाई भन्दा भिन्न बनाउनुभयो र पुरुषलाई स्त्री भन्दा भिन्न। उहाँले तिनीहरूलाई भिन्न वस्त्र लगाइदिनुभयो र तिनीहरू त्यही तरिकामा बसेको चाहनुहुन्छ। बुझ्नुभयो? स्त्री पुरुष जस्तो देखिन चाहन्छन् र पुरुष स्त्री जस्तो देखिन चाहन्छन्। ओ मेरो प्रभु, यति धेरै दुष्टता र सबै कुरा यस प्रकार देखिन्छ कि यी कुराहरूले मान्छेमाथि आफ्नो पकड बनाएको छ र तपाईँ त्यसलाई बदलाउन सक्नुहुन्न। यो एक ठूलो राक्षस जस्तो देखिन्छ, एक ठूलो अन्धकार। यदि मैले आत्मामा कुन विषयमा बोलिरहेको छु बुझ्नुहुन्छ भने, एउटा राक्षसले तिनीहरूलाई जक्डेको छ र तिनीहरू मात्र त्यहाँबाट टाढा निस्कन सक्दैनन्। अति धेरै हलिउड, अति धेरै टेलिभिजन, अति धेरै अरू बकवास कुराहरू, सबै कुरा जुन हामीले पायो ती दूषित छन्। केही आश्चर्य छैन, यदि कार्यलाई चुनिएकाहरूको खातिर बीचमा घटाइएन भने त्यहाँ कुनै पनि देह बाँच्ने छैनन्। तपाईँ भन्नुहुन्छ, मैले त्यो कुरा कहिल्यै जानेको थिएन। ठिक छ, अब तपाईँले थाहा पाउनुभयो, अब उपरान्त बुझ्नुभयो। मैले रोक्नुमा नै राम्रो होला, हामी पछाडि फर्क्यौं। ध्यान दिनुहोस्, योहन्ना एक चिन्ह थियो र त्यो याद राख्नुहोस्। जुन तरिकामा परमेश्वरले पहिलो पटक गर्नुभयो त्यही तरिकामा फेरि पनि उहाँले गर्नुहुनेछ। उहाँले त्यो प्रतिज्ञा गर्नुभयो। अब परमेश्वरले त्यस कार्यको लागि कहिल्यै पनि कुनै पनि समय मानिसको सम्प्रदायलाई प्रयोग गर्नुभएन। याद गर्नुहोस्, त्यहाँ एक समय एउटा सम्प्रदाय थियो, त्यो एक महान मानिस जसको नाम आहाब थियो। उनले आफ्नो लागि 400 इजरायली अगमबक्ताहरू लिए। अब तिनीहरू मूर्ति पूजक अगमबक्ताहरू थिएनन्, तिनीहरू 400 इजरायली अगमबक्ताहरू थिए। तिनीहरू सबैको डिग्रीहरू र सबै कुरा थिए। तिनीहरूको एक ठूलो शिक्षालय थियो। त्यहाँ एकजना भक्तिपूर्ण व्यक्ति थिए जसको नाम यहोशापात थियो, जो यहुदाका राजा थिए। उनी त्यहाँ आए। त्यो यस्तो ठाउँ थियो जहाँ विश्वासी अविश्वासीहरूसँग मिश्रित हुन आए। सबै कुरा गलत हुन थाल्यो र उनले भने, रामोत गिलात, अब यो ध्यानसँग हेर्नुहोस्, यो कति सत्य हुन सक्दछ। उनले भने, त्यो माथिको रामोत गिलात हाम्रो हो, त्यो माथिको भाग हाम्रो देशको हो, त्यो हाम्रो हो। यहोशूले जमिन विभाजन गर्दा त्यो इजरायललाई दिएको हो। र फलिस्तीहरू मूर्ति पूजकहरू उनीहरू आए र ती सबै लिए। उनले भने, त्यो हाम्रो हो। अब हेर्नुहोस् कसरी मानिस सही त हुन्छन् र पनि चुक्छन्। त्यो वास्तवमै इजरायलको हो, तर सबै परमेश्वरको प्रतिज्ञाहरू भाइ शर्तमा हुँदछ। बुझ्नुभयो? यदि तिनीहरू परमेश्वरको समक्ष हिँड्दछन् भने, अब यहाँ हेर्नुहोस्। उनले भने, के तपाईँ मसँग गएर र त्यो जमिन फिर्ता लिन मद्दत गर्नुहुन्छ? ठिक छ, त्यहाँ ती फलिस्तीहरूको बच्चाहरूले आफ्नो पेट त्यो गहुँ खाएर भरिरहेका छन् जुन इजरायलको हो। त्यो धर्मशास्त्र अनुसार ठिक हो। उनले भने, त्यहाँ गएर त्यो पाउन मलाई मदत गर्नुहोस्। भन्यो, ठिक छ मेरो। त्यहाँ उनले हतारमा गल्ती गर्यो, मेरो रथहरू तपाईँको हो, मेरा मानिसहरू त्यही हुन् जो तपाईँको हो, म तपाईँसँग जानेछु। र त्यसपछि यहोशापातले सोच्न थाले, तपाईँलाई थाहा छ। भन्यो, के हामी त्यहाँ जान अघि के यस विषयमा प्रभुलाई सोध्नु पर्दैन? ओ पक्कै पनि, आहाबले भन्यो, निश्चय नै, मलाई माफ गर्नुहोस्, मैले यो विषयमा सोच्नु पर्ने थियो। के यहाँ कतै अगमबक्ता छैन? ओ निश्चय नै छ, मसँग एक सेमिनारी उनीहरूले भरेका छन्। उनीहरू यति राम्रो छन् कि यस्तो तपाईँले कहिल्यै देख्नु भएको छैन। तिनीहरू सबैले राम्रो लुगा लगाउँछन्। तिनीहरू अति नै उच्च रूपले शिक्षित छन्। तिनीहरूलाई मैले राम्रोसँग शिक्षा दिलाइदिएको छु। हामी जाउँ र तिनीहरूलाई लिएर आउँ। त्यसैले तिनीहरूले त्यहाँ गए र तिनीहरू सबै सँगै भए तिनीहरू पाखण्डी थिएनन्। तिनीहरूले प्रार्थना गरे, अझै प्रार्थना गरे, अझै प्रार्थना गरे, जबसम्म तिनीहरूले एक दर्शन देखे। तब तिनीहरू माथि आए र ती मध्ये एकले फलामको दुईवटा सिंह बनाए। उसले भन्यो, यसद्वारा तपाईँले फलिस्तीहरूलाई मार्नुहुनेछ या असिरियाको देशको ठिक बाहिर मारेर निकाल्नुहुनेछ। उनले भने, परम प्रभु यसो भन्नुहुन्छ, माथि जानुहोस्, प्रभु तपाईसँग हुनुहुन्छ। ती प्रत्येक एकै मनको भई आत्मामा भए। इजरायलको अगमवक्ताहरूले भने, माथि जानुहोस्, परमप्रभु तपाईसँग हुनुहुन्छ। तिनीहरू मध्ये हरेक एक चित्तको भई फेरि आत्मामा आए। इजरायली अगमवक्ताहरूले भने, माथि जानुहोस्, परमप्रभु तपाईसँग हुनुहुन्छ। तपाईँ भन्नुहुन्छ के त्यो धर्मशास्त्र अनुसार छ? परमेश्वरले यो सम्पत्ति मानिसहरूलाई दिनुभयो र त्यो शत्रुसँग छ। तपाईसँग त्यो गएर लिने अधिकार छ। अब पेन्टिकोस तपाईँहरूले यहाँबाट एउटा पाठ लिएको म चाहन्छु। तर यहोशापात भक्तिपूर्ण व्यक्ति भएकोले उनले भने, अझै पनि यहाँ केही गलत छ। भन्यो, के तपाईँसँग अझै एउटा छैन? 400 राम्रोसँग प्रशिक्षित अगमवक्ता यहाँ उभिरहँदा पनि अझै एउटा? जो जति बाँकी छ यहाँ भुइँमा खडा छन्, एकै मतमा खडा भएर भन्दैछन्, परमप्रभु यसो भन्नुहुन्छ। वापस फर्केर भन्छ, यहोशूले त्यो जमिन हामीलाई दिएको थियो, त्यो हाम्रो हो, जाऊ र त्यसलाई लिऊ। तर यहोशापातले अझै एउटा अर्कोलाई खोजे। भन्यो, के त्यहाँ अर्को कोही छैन जसबाट हामी परमेश्वरलाई सोध्न सक्छौ? उसले भन्यो, ओ, त्यहाँ अझै एउटा छ। तर भन्यो, म त्यसलाई घृणा गर्छु। भन्यो, उनी मिका हुन्, इम्लाको पुत्र। भन्यो, म उसलाई घृणा गर्छु, त्यसले सधैँ मेरो विरुद्धमा खराब मात्रै बोल्छ। भन्यो, राजालाई त्यस्तो भन्न नदेऊ, जाऊ र उनलाई लिएर आऊ। तब तिनीहरूले केही सन्देशवाहकलाई त्यहाँ पठाए र ती मध्ये कतिले भने, अब मिका, म तिमीलाई केही भन्न चाहन्छु। अब तिमी जान्दछौ, धेरै दिन भएको छैन कि तिनीहरूले तिमीलाई संगतिको सहभागिताबाट बाहिर गरिदिएका छन्, किनभने तिमी सधैँ मानिसको विषयमा खराब बोल्छौ। यदि तिमीले तिम्रो संगति कार्ड फिर्ता चाहन्छौ भने तिमी त्यही कुरा भन जे तिनीहरूले भन्छन् र तिनीहरूले तिमीलाई अँगाल्नेछन्। तर यस्तो भयो कि उनी वास्तवमै अगमवक्ता थिए। उनले भने, जसै प्रभु परमेश्वर जीवित हुनुहुन्छ, म मात्र त्यो भन्नेछु जुन परमेश्वरले मेरो मुखमा हालिदिनुहुनेछ। ओ, परमेश्वरले यस मानिसलाई आशिष दिउन्। उसले भन्यो, आज रातिसम्म प्रतीक्षा गर्नुहोस् र म हेर्नेछु प्रभुले मलाई के भन्नुहुनेछ। अर्को बिहानी उनले भने, माथि त जाऊ, तर मैले इजरायल गोठालो बिना भेडा झै तितर बितर भएको मैले देखे। तब उनले आफ्नो दर्शन लिए र एलियाले के भनेका थिए त्यससँग तुलना गरे, जे आहाबसँग भएको थियो। उनले कसरी आशिष दिन सक्छ जुन कुरा श्रापित भएको छ? यसले केही फरक पार्दैन कि कति हामी भक्तिपूर्ण राष्ट्र हौ। पेन्टिकोस्टल चर्च, ब्याप्टिस्ट र मेथोडिस्ट र आदि ती इसाई चर्च हो, तर कसरी तिमीले आशिष दिन सक्छौ जुन परमेश्वरले श्राप दिनुभएको छ? मलाई वास्ता छैन। तपाईँ भन्नुहुन्छ, म यसमा सामेल भए, मैले यो गरे, त्यसको योसँग कुनै सरोकार छैन। हेर्नुहोस् तपाईँले के गर्नुभयो। पेन्टिकोस्टललाई हेर्नुहोस्, कसरी तिनीहरूले कुनै कुरामा रोक लगाएका छैनन्। हेर्नुहोस् तपाईँ के हुनुहुन्थ्यो र हेर्नुहोस् अहिले तपाईँ के हुनुहुन्छ। कुनै आश्चर्य छैन, आँखाहरू अन्ध पारिएका छन्। तब उनी आहाब, यो पुजारीले उनको गालामा झापड लगाइदिए र भन्यो, यसलाई त्यहाँ राख। र आहाबले भन्यो, यसलाई भित्री जेलमा लगेर राखिदिए, जब म शान्तिमा फर्केर आउँछु म यसलाई ठिक पार्छु। उनले भने, यदि तपाईँ फर्केर आउनुभयो भने परमेश्वर मसँग बोल्नु भएको होइन, बुझ्नुभयो? त्यहाँ एउटा अगमवक्ता थियो, त्यहाँ एक चिन्ह थियो, त्यहाँ उहाँको आवाज थियो, र त्यसलाई पालना गर्न असफल हुनुले त्यहाँ न्याय ल्यायो। पवित्र आत्मा आज हाम्रो निम्ति अगमवक्ता हुनुहुन्छ। उहाँको आवाज सुन्न असफल भयो। पहिचान वचनमा हुन्छ कि उहाँ यी कुराहरू गर्नुहुन्छ। येशु ख्रिस्ट पवित्र आत्माको रूपमा हुनुहुन्छ। परमेश्वरले यो एउटा व्यक्तिसँग व्यवहार गर्नुभयो। यो परमेश्वर कहिल्यै पनि समूहसँग व्यवहार गर्नुहुन्न, मात्र एक मानिससँग गर्नुहुन्छ। एलिया समूह थिएन, योहन्ना समूह थिएन, तिनीहरू कोही पनि समूह वा संगठित संस्था थिएनन्, एकजना पनि थिएनन्। तर दुवैले त्यस्ता कुराहरूको निन्दा गरे, त्यो साँचो हो। योहन्नाले भने, अब्राहम नै हाम्रा पिता हुनुहुन्छ भने आपसमा भन्ने नगर, परमेश्वरले यी ढुङ्गाहरूबाट अब्राहमको सन्तान उत्पन्न गर्न सक्नुहुन्छ। र अन्तिम समयको चिन्हको अन्तिम आवाज हुनेछ, र अन्तिम चिन्ह चाहिँ त्यो अनुसार हुनेछ जुन बाइबलमा अगमबाडी गरिएको छ। र अन्तिम समयको आवाज जुनले चिन्हलाई पछ्याउँछ, त्यो वचनमा साँचो पहिचान गरिएको हुनेछ। त्यो वचन हुनेछ जुन प्रतिज्ञा गरिएको छ। अब हामी लुका 17 हेरेका छौ, अन्तिम चिन्ह के हुनेछ भनेर। सोदममा भएको जस्तै नै हुनेछ, यो एक प्रतिज्ञा हो। र हामीसँग सोदम भौतिक रूपमा छ, किन हामी चिन्ह आत्मामा विश्वास गर्न सक्दैनौ? यदि तपाईँले वचनमा हेर्न सक्नुहुन्छ र लुका 17 नै चिन्ह हो, मलाकी 4 चाहिँ आवाज हो। यो चिन्ह परमेश्वर देहमा प्रकट हुनुभयो जस्तै हो। हृदयको गुप्त कुराहरू थाहा पाउने र मलाकीको आवाजले मानिसहरूलाई तिनीहरूको सिद्धान्तबाट फर्काउँदै थियो, ती पिताहरूको विश्वासमा फर्काउँदै थियो, त्यो नै चिन्ह हो। तपाईँलाई थाहा छ, म बन्द गर्दैछु अब। चिन्हहरू सामान्यत ग्रहण गरिदिन्छ निश्चय नै, तर आवाज चाहिँ अह गर्दैनन्। त्यो आवाज जुनले चिन्हलाई पछ्याउँदछ त्यस आवाजसँग तिनीहरू केही गर्न चाहदैनन्। हो, येशूको चिन्ह मसीहको रूपमा बिमारीहरू निको पार्ने थियो, तिनीहरूले त्यो ग्रहण गरे। तर एक दिन उहाँले भन्नुभयो, पिता र म एकै हौ। ओ, त्यो आवाज ग्रहण गरिएन। तिनीहरूले भने, तिमीले आफैलाई परमेश्वर बनायो, परमेश्वरको बराबरी बनायो। उहाँले भन्नुभयो, म परमेश्वरको पुत्र हुँ। ओ, कसरी परमेश्वरको पुत्र हुन सक्छ? बुझ्नुभयो, परमेश्वरको एउटा पुत्र हुन सक्नु त टाढाको कुरा हो। तर तपाईँ हेर्नुहोस्, तिनीहरूले चिन्ह चाहिँ विश्वास गरे, बिमारीको निको पारिए, र ओ, त्यो अद्भुत थियो, त्यो मात्र सुन्दर थियो। तर जब आवाजको पालो आयो, तिनीहरूले आवाजलाई विश्वास गर्न चाहेनन्। तिनीहरूले के गरे? तिनीहरूले उहाँलाई बाहिर
निकालिदिए।
र तपाईँलाई थाहा छ, बाइबलले हामीलाई भन्छ, प्रकाशको तेस्रो अध्यायमा, यो लौडिकियाको मण्डलीको युगमा तिनीहरूले यही कुरा गर्दछन्। उहाँ एक हुनुहुन्थ्यो जो मण्डलीबाट बाहिर हुनुहुन्थ्यो, त्यो वचन पनि वचनको प्रकटीकरण हुनुहुन्छ। यदि तपाईँ सोदोमको चिन्ह विश्वास गर्न सक्नुहुन्छ भने, लुकाको, यदि तपाईँले त्यो विश्वास गर्न सक्नुहुन्छ भने, त्यसो भए मलाकी चारको आवाज किन स्वीकार नगर्ने? बुझ्नुभयो, किन तपाईँ गर्नुहुन्न? तपाईँ यो प्रमाणित गर्न सकिन्छ, मात्र प्रमाणित गर्न सक्ने तरिका चिन्ह साबित गर्न सकिन्छ, तर तपाईँले आवाज स्वीकार गर्नुपर्दछ। मोसालाई भौतिक रूपमा तल गएर र आत्मिक चिन्ह लिई र मानिसहरूलाई पिताहरूको प्रतिज्ञामा बोलाई फर्काउन आज्ञा गरियो। मलाकी चारले मानिसलाई पिताहरूको विश्वासमा फर्किआउन लगाउँछ। ओ अन्धा र तितर बितर भएकाहरू हो, तिमीहरूको आफ्नो आवाज फर्किआओ। बन्द गर्दै म यो भन्छु, यो अन्तिम टिप्पणी हो। अगमवक्ताले भनेका थिए, साँझको समयमा उज्यालो हुनेछ। हेर्नुहोस्, उनले भने, त्यहाँ यस्तो दिन हुनेछ जसमा न त दिन न त रात हुनेछ। अब सुन्नुहोस्, म बन्द गर्दैछु। त्यहाँ एक दिन यस्तो दिन हुनेछ, यस कुराको गहिराईमा बस्न दिनुहोस् र हुन सकोस् कि यस कुरालाई परमेश्वर यस सभागृहमा उपस्थित समुदायको हरेक हृदयभित्र आज राति गहिराईमा राखिदिनु भएको होस्। अगमवक्ताले भन्नुभयो, त्यहाँ यस्तो दिन हुनेछ जुन न त दिन न त रात भनिनेछ, एक तरिकाको उदास वर्षा अस्पष्ट दिन हुनेछ, तर भनिएको छ साँझको समयमा त्यहाँ उज्यालो हुनेछ। अब याद गर्नुहोस्, सूर्य जहिल्यै पनि पूर्वबाट उदाउँछ र पश्चिममा जान्छ। सभ्यताले सूर्यलाई पछ्याएको छ, तपाईँ त्यसलाई जान्नुहुन्छ र ध्यान दिनुहोस्, त्यही सूर्य जुन पूर्वमा उदाउँछ त्यही सूर्य पश्चिममा अस्ताउँछ। अब सभ्यता वास्तवमै सूर्यसँगै यात्रा गरेको छ। अहिलेसम्म पूर्व र पश्चिमको भेट भएको छ, हामी पश्चिमी तटमा छौँ, पूर्व र पश्चिम। र याद गर्नुहोस्, सुसन्देश पनि त्यही प्रकारमा यात्रा गरेको छ। उहाँ पूर्वमा आउनुभयो, जुन येशू ख्रीष्टको आगमन थियो, जो कि पुत्र हुनुहुन्थ्यो, एसओएन सन, एसयुएन सन, सूर्य होइन, एसओएन सन, परमेश्वरको पुत्र, पूर्वमा उदय भयो, पूर्वी मानिसहरूमा आउनुभयो। र अब एउटा यस्तो दिन थियो जसमा मानिसहरू मण्डलीमा सामेल भए, संगठित संस्था बनाए, यो देख्नको लागि तिनीहरू पर्याप्त उज्यालो थियो। ठिक छ, हाम्रो निम्ति मण्डली हुनुपर्ने, हामी यो बनाउँछौ, हामी विद्यालय बनाउँछौ, हामी अस्पताल बनाउँछौ, हामी शिक्षित हुनेछौ, हाम्रो सेमिनारी हुनेछ, यो गर्नको निम्ति तिनीहरूमा प्रशस्त ज्योति थियो। तर याद गर्नुहोस्, बाइबलले भन्छ, प्रभुको अगमवक्ताले बाइबलमा भनेको छ, जुन परमप्रभु यसो भन्नुहुन्छ, त्यही सूर्य जुन पूर्वमा चम्केको थियो पश्चिममा फेरि चम्कनेछ, साँझको बेलामा हुनेछ, त्यो साँझको बेलामा उज्यालो हुनेछ। उहाँ के गर्नुहुनेछ? यो ठिक त्यस्तै नै हुनेछ जस्तो उहाँले लुका 17 अध्यायमा भन्नुभएको छ, अन्तिम समयमा मानिसको पुत्र उही तरिकामा प्रकट हुनेछ जस्तो उहाँ पूर्वमा हुनुहुन्थ्यो, उही पुत्र चम्कदै हुनुहुन्छ, उही शक्तिमा, उही पवित्र आत्मा, त्यही काम गर्दै हुनुहुन्छ, त्यो साँझको बेलामा उज्यालो हुनेछ। त्यही सूर्य जसले यात्रा गरेको थियो, त्यही पुत्र यात्रा गर्दै हुनुहुन्छ, पूर्वबाट भएर आउनुभयो, पाउलदेखि फाल हानेर जर्मनीमा मार्टिन लुथर कहाँ गयो, फेरि फाल हानेर आफ्नो अर्को खिचाप जानुभयो, र त्यहाँबाट जोन वेस्लीसम्म इङ्ल्याण्ड जानुभयो, एटलान्टिक महासागर पार गरेर संयुक्त राष्ट्रमा पेन्टिकोस्टलहरूमा पुग्यो, र पेन्टिकोस्टलले आफूलाई घटायो र हामी तटमा छौं। ती सबै संगठित भए जस्तो तिनीहरू शुरूआतमा थिए ती संस्था बनाए जुन परमेश्वरले श्राप दिनुभयो पेन्टेकोस्ट र सबैले त्यही गरे तर उहाँले भन्नुभयो त्यो साँझको समयको उज्यालो हुनेछ त्यहाँ साँझमा एक चिन्ह उठ्नेछ त्यसलाई नछुटाउनुहोस् मित्रहरू नछुटाउनुहोस् अब उही पुत्रले उही ज्योति दिनेछ त्यही एसयुएन सन सूर्यले त्यही उज्यालो दिदछ त्यही एसयुएन पुत्रले त्यही उज्यालो दिदछ अब त्यो मेरो भनाइ होइन यहाँ भएका सबैजनालाई थाहा छ कि बाइबलले यही भन्छ तपाईँले हात उचालिदिनुहोस् अब तपाईँ सक्नुहुन्छ त्यो तपाईँमा भर पर्छ त्यो परमेश्वरको पुत्रलाई विश्वास गर्नुहोस् जो येशू ख्रीष्ट हुनुहुन्छ उहाँ मृत हुनुहुन्न उहाँ जीवित हुनुहुन्छ उहाँ विनम्रता हुनुहुन्छ नम्र हुनुहुन्छ उहाँ सधैँ त्यसरी बस्नुहुन्छ माथि जाने बाटो तल बाटो हो आफूले आफैलाई नम्र बनाउनुहोस् आफ्नो रुखो विचारबाट टाढा हुनुहोस् र प्रभु येशूमा विश्वास गर्नुहोस् चिन्हलाई हेर्नुहोस् त्यसपछि आवाजलाई विश्वास गर्नुहोस् ओ तितर बितर भएकाहरू आफैमा फर्किआओ आउनुहोस् हामी हाम्रो शिर निहुराउँ र यदि तिनीहरूले पहिलो चिन्हको आवाज विश्वास गरेनन् भने जो कि हातमा थियो त्यो मुसासँग थियो तब दोस्रो चिन्ह गर त्यसपछि यदि तिनीहरूले यो चिन्ह विश्वास गरेनन् भने तब पानीले पानीले जीवन प्रतिनिधित्व गर्छ जुन सागरमा छ वा समुद्रमा छ र जमिनमा पोखिदेऊ त्यो रगत बन्नेछ स्वर्गीय पिता अहिले वास्तवमै ढिलो भएको छ तर तपाईँले प्रतिज्ञा गर्नुभयो कि त्यहाँ साँझमा उज्यालो हुनेछ हाम्रो सुसन्देशको आवाज मानिसहरूको हृदयभित्र गहिराईमा डुब्न सकेको होस् जसै तिनीहरू यसमा ध्यान मग्न हुन्छन् र वचन अध्ययन गर्छन् यस समुदायलाई आशिष दिनुहोस् यी मानिसहरूलाई आशिष दिनुहोस् उनीहरू यहाँ भोकै बसिरहेका देखेका छौं बिचरा बालकहरू जसलाई यहाँ उहाँ फालिदिएका र दबाइएका छन् र यो जानेर कि शैतानले यो केवल तिनीहरूलाई यी कुराबाट अन्धा गर्नको लागि गर्यो जब यो कुरा त्यहाँ पुग्यो हुन सकोस् कि तिनीहरूले यस राति एकै चित्तको साथ येशू ख्रीष्टलाई विश्वास गर्न सकोस् उहाँको प्रतिज्ञालाई विश्वास गर्न सकोस् कि उहाँ मरेकाहरूबाट जीवित उठ्नुभयो तपाईँले भन्नुभयो तिनीहरूले नसोचेका समयमा तब परमेश्वरको पुत्र आउनेछ ठिक जब मण्डलीसँग अति धेरै धन हुन्छ लाखौं डलरको भवन हुन्छ पिता म विश्वास गर्छु कि यी ठूलो मुर्दा घरहरूमा बसेर संसारको ढाँचामा भक्तिको भेष लगाउने र शक्तिलाई इन्कार गर्ने हुनुभन्दा त्यो कुनामा खडा भएर खैजडी बजाउँदै हातमा टोपी लिएर कुनामा एक पुरानो ड्रमको स्याल्वेसन आर्मीको जस्तो हातमा लिएर बस्नुमा उत्तम हुन्छ आज राति प्रदान गर्नुहोस् फेरि पनि प्रभु जसरी सिम्सन कराएका थिए एकपटक फेरि प्रभु एकपटक फेरि तपाईँ नै ख्रीष्ट हुनुहुन्छ भनी थाहा गराउनुहोस् त्यही परमेश्वरको पुत्र जो हिजो आज र सधैँभरि एक समान हुनुहुन्छ र हाम्रो माझमा आफैलाई पहिचान गराउनुहोस् ताकि तिनीहरूले चिन्ह देख्न सकुन् हुनसक्छ तिनीहरूले आवाज विश्वास गर्न सकुन् यसमा म माग्दछु येशू ख्रीष्टको नाउँमा आमेन हामी छिटो प्रार्थनाको लाइनमा जानेछौ मैले देखेको छु कि वास्तवमा ठिक अहिले हामी विसर्जन गर्नेछौ तर आउनुहोस् प्रार्थनाको लाइनमा जाउँ मात्र थोरै प्रार्थनाको लाइन र हामी भोलि शुरू गर्नेछौ आज उहाँले प्रार्थनाको कार्ड दिनुहुन्छ अन्तत हामी कार्डहरू हरेक दिन दिन्छौ ताकि हरेकलाई आउने मौका मिलोस् एक अनौठो समयमा प्रार्थनाको लाइनमा उभिनुले तपाईँलाई चङ्गाई गर्ने होइन कसैलाई थाहा छ प्रत्येक सभामा यहाँ माथि आउने भन्दा बढी त्यहाँ बाहिर चङ्गाई हुँदछ बुझ्नुभयो सधैँ हुँदछ पवित्र आत्मा सर्वव्यापी हुनुहुन्छ उहाँले मात्र विश्वासीलाई खोज्ने कोसिस मात्र यही कुरा जसमा उहाँ जान सक्नुहुन्छ पी प्रार्थना कार्ड दिनुहोस् जस्तो कि पाओ आउनुहोस् हामी कहाँ ठिक छ एकदेखि बोलाउनुहोस् एक दुई तीन चार पाँच छ सात आठ नौ दस यदि तपाईँ चाहनुहुन्छ भने तपाईँहरू यहाँ उभिदिनुहोस् उनीहरूको प्रार्थनाको कार्डमा पी लेखिएको छ जस्तो कि पावल अक्षरमा हुँदछ एकबाट लिएर दस यहाँ यो निर उभिदिनुहोस् यदि तपाईँ उभिन सक्नुहुन्छ भने यदि तपाईँ उभिन सक्नुहुन्न भने तपाईँको सहायता गर्नको लागि हामी कसैलाई ल्याउनेछौ दससम्म एक दुई तीन चार पाँच छ सात आठ ठिक छ अझै दुईटा आठ नौ दस सब ठिक छ दसदेखि पन्ध्रसम्म दसदेखि पन्ध्रसम्म त्यसमा अझै पाँचवटा पन्ध्रदेखि बीससम्म उभिदिनुहोस् ताकि तपाईँले पाउँदै हुनुहुन्छ भने मैले देख्न सकौँ पी पन्ध्रदेखि बीससम्म बीसदेखि पच्चीससम्म आउनुहोस् अब हेरौँ जहाँकै तपाईँ हुनुहुन्छ अब बाँकीको सभा विनयशील भएर मात्र केही मिनटको लागि बसिदिनुहोला त्यो प्रार्थनाको कार्ड पी अक्षर हुनेछ एकदेखि पच्चीससम्म हुनेछ होइन र पच्चिस एकदेखि पच्चीससम्म अब हरेकजना वास्तविक रूपमा आदरयुक्त भई बसिदिनुहोला। परमेश्वरलाई यति आदर दिनुहोस्, सन्देश दिनुहोस्। यस कुराको लागि तपाईँ परमेश्वरमा ऋणी हुनुहुन्छ। एक मिनटसम्म हेर्नुहोस् र विचार गर्नुहोस्। अब मलाई लाग्छ तिनीहरू मानिसहरूलाई तयार राख्दै हुनुहुन्छ। तिनीहरू जसले यदि तिनीहरूले प्रार्थनाको कार्ड पाएका छन् भने तिनीहरू सबै लाइनमा हुनुहुन्न। उहाँहरूले पत्ता लगाउनुहुनेछ। केही मिनटमा उहाँहरूले मलाई भन्नुहुनेछ र त्यसपछि तिनीहरूले तब फेरि हामी हेर्नेछौँ कि यदि कोही बहिरो हुनुहुन्छ यो कोही जो सक्नुहुन्न। मित्रहरू, मलाई थाहा छैन कि ती कहाँनिर छन्, ती प्रार्थना कार्ड कहाँ छन्। यो केटा त्यहाँ तल आउँछ, उसलाई कसले दिएको थियो? बिली, बिली, ठिक छ, ऊ तल आउनेछ र त्यो कार्ड तपाईँहरूको अगाडि मिलाउँछ। त्यसपछि उसले तपाईँलाई प्रार्थना कार्ड दिनेछ। बुझ्नुभयो? मलाई थाहा छैन उहाँहरू कहाँनिर हुनुहुन्छ। म यो बच्चालाई यहाँ माथि ल्याउने कोसिस गर्दै थिएँ। बुझ्नुभयो? र अरू मलाई थाहा छैन। यो थाहा गर्ने मसँग कुनै तरिका छैन। मलाई लाग्छ कि परमेश्वरले यही तरिकामा ठहराउनुहुन्छ जुन तरिकामा उहाँ ठहराउन चाहनुहुन्छ। अब तपाईँहरू जो बाँकी हुनुहुन्छ, जोसँग प्रार्थनाको कार्ड छैन, आफ्नो हात उठाउनुहोस्, भन्नुहोस् मसँग प्रार्थनाको कार्ड छैन तर म बिमार छु। तपाईँ यो भवनमा जहाँ कहीँ भए तापनि हात उठाउनुहोस्। तपाईँ कहाँ हुनुहुन्छ त्यो कुरामा म वास्ता राख्दिन। आफ्नो हात उठाउनुहोस्। ठिक छ, अब त्यसो भए यहाँ त्यति धेरै मानिसहरू हुनुहुन्न, ठिक छ। यसको अनुसार भोलि प्रार्थना लाइनको प्रार्थना गर्नमा धेरै समय लाग्ने छैन। यहाँनिर लगभग 20 जना छन् जो बिमार हुनुहुन्छ। यो राम्रो छ। यो देखेर म खुसी छु कि तपाईँले त्यही प्रकारले यो स्वीकार गर्नुभयो जति मैले सोचेको थिएँ। तपाईँसँग त्यो भन्दा ज्यादा विश्वास छ सायद। बुझ्नुभयो? बुझ्नुभयो? यदि तपाईँले चङ्गाई स्वीकार गर्नुभयो, आफ्नो कार्डलाई फालिदिनुभयो भने परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। त्यो वास्तविक विशुद्ध विश्वास हो। कसैले तपाईँमाथि हात राखेन, तपाईँले ख्रिस्टमाथि हात राख्नुभयो। र तपाईँ जो यहाँ हुनुहुन्छ यस राति, जो प्रार्थनाको लाइनमा हुनुहुन्न, तपाईँ यो कथामा विश्वास गर्नुहोस्। त्यही स्त्री जस्तो जसले उहाँको वस्त्रलाई छोएका थिए र उहाँले पछाडि फर्कनुभयो र उनले छोएको भनी थाहा पाउनुभयो। कतिजनाले यो कहानीलाई याद गर्नुभएको छ? पक्का गर्नुभएको छ? पक्का नै तपाईँलाई याद छ। अब के तपाईँ त्यो विश्वास गर्नुहुन्छ? उहाँ बाइबलले हिब्रू 4 भन्छ कि उहाँ हाम्रा प्रधान पुजारी हुनुहुन्छ, हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति देखाउन नसक्ने हुनुहुन्न। ठिक छ, यदि उहाँ हिजो आज सधैँभरि एक समान हुनुहुन्छ भने के उहाँले उही व्यवहार गर्नुहुन्न? के उहाँले गर्नुभएन र एक रात पछि अर्को रात यहाँ? कतिजना अरू सभामा जानुभएको छ र उहाँले गर्नुभएको देख्नुभएको छ? मात्र उठ्नुहोस्, निश्चय नै। बुझ्नुभयो? सारा संसारभरि उहाँ जान्नुहुन्छ, उहाँले तपाईँको विषयमा सबै जान्नुहुन्छ। अब हेर्नुहोस् म के गर्न कोसिस गर्दैछु। कतिजनाले बुझ्नुहुन्छ कि तपाईँले के गरेको म चाहन्छु भनेर? बुझ्नुभयो? म तपाईँमा चाहन्छु, कसैले तपाईँमाथि कुनै हात नराखी म चाहन्छु। परमेश्वरको वास्तविक नियमको द्वारा भन्नुहोस्, येशु ख्रीष्ट, म तपाईँलाई विश्वास गर्छु। अहिले म तपाईँलाई चङ्गाईकर्ताको रूपमा स्वीकार गर्दछु। तपाईँलाई मेरो मुक्तिदाताको रूपमा स्वीकार गर्छु। मेरो पूर्ण हृदयबाट ती सबै कार्य गरिएको भनी म विश्वास गर्छु। तब त्यो प्रतिज्ञा पक्रिराख्नुहोस्। तपाईँको पाप स्वीकारलाई थामेर त्यसैमा अघि बढ्नुहोस्। के हुन्छ भने हेर्नुहोस्। बुझ्नुभयो? हेर्नुहोस् के हुन्छ। बुझ्नुभयो? अब यही नै कुरा हो जुन मैले तपाईँलाई गराउने कोसिस गर्दैछु। त्यही वास्तविक तरिका जुन रूपमा हामीले विश्वास गर्नुपर्दछ। तपाईँ के भन्नुहुन्छ? अङ्क 4, प्रार्थना कार्ड अङ्क 4 र अङ्क 19 छुटिएको छ। प्रार्थना कार्ड 4 कसैमा हेर्नुहोस्। तपाईँको छिमेकीको कार्डलाई हेर्नुहोस्। प्रार्थना कार्ड अङ्क 4 र अङ्क 19 सबै ठिक छ? केही क्षण पर्खनुहोस्। बुझ्नुभयो? यदि मैले उसलाई बोलाइन भने फेरि मैले प्रतिक्रिया सामना गर्नुपर्ने हुन्छ। के भन्नुभयो? के भन्नुभयो? तपाईँले 4 पाउनुभयो अनि 19 के भयो? 19 अझै छैन। के भन्नुभयो? प्रार्थना कार्ड अङ्क 4 अझै पाएको छैन या कि 19? यदि कोहीसँग छ भने, यदि तपाईँ लाइनमा आइदिनु भए या हेर्नुहोस्, हुनसक्छ कहीँ के त्यो सानो बच्चाले कार्ड पायो। जाँच गर्नुहोस् त्यो अङ्क होइन। के यो महिलाले यहाँ कार्ड पाउनुभयो जो यो व्हील चेयरमा हुनुहुन्छ? उहाँको अङ्क हेर्नुहोस्। के त्यो उहाँको अङ्क हो? त्यो महिला जो खाटमा हुनुहुन्छ, उनीहरूले यो पाए? तिनीहरू यो सबै भित्र छ। अब ठिक छ, राम्रो। अब तपाईँहरू जसले प्रार्थनाको कार्ड पाउनुभयो त्यो पक्रिनुहोस्। परमेश्वरको अनुग्रहद्वारा हामी सबै सेवा गर्न जाँदैछौ। अब मित्रहरू, यो अन्तिम रातको समय छ जुन हामीसँग छ। भोलि आइतबार दिउँसो हुन्छ। हामी आफैले आफैलाई शान्त राखौँ। अब मात्र तपाईँको हरेक अविश्वास र अविवेकपूर्ण विचारलाई लिनुहोस् र त्यसलाई भुइँमा राख्नुहोस् र तपाईँको खुट्टा त्यसमा राख्नुहोस् जस्तो त्यो थियो। भन्नुहोस्, प्रभु येशु, म तपाईँलाई विश्वास गर्न जाँदैछु। कतिजनाले त्यो गर्नुहुनेछ? धन्यवाद। परमेश्वरले तपाईँलाई आशिष दिउन्। अब कोही पनि छोडेर नजानुहोस्। वास्तवमै दृढ भई बस्नुहोस् र विश्वास गर्नुहोस्। यो मार्गलाई ध्यान दिनुहोस् र अब हेर्नुहोस्, परमेश्वरको पहिचान सधैँ यो हो कि उहाँ जान्नुहुन्छ, उहाँले पहिल्यै देख्नुहुन्छ र जे भएको छ त्यो भन्नुहुनेछ। त्यो कसरी भयो या के हुनेछ भन्नुहुनेछ? हामी यो जान्दछौ, त्यही नै तरिकाले अगमवक्ता चिनिन्थ्यो, त्यही नै तरिकाले येशू नै मसीह हो भनी जानिन्थ्यो, र उहाँ त्यही मसीह हुनुहुन्छ जुन उहाँ त्यस बेला हुनुहुन्थ्यो। मात्र उहाँ यस पृथ्वीमा आफ्नो शारीरिक देह बिना उपस्थित हुनुहुन्छ, उहाँले आफ्नो आत्मा तपाईँको र मेरो शरीरमा प्रयोग गर्न फिर्ता पठाउनु भयो। अब तपाईँले यो गर्न नसक्नु होला, हामी जान्दछौ धर्मशास्त्रमा यहाँ एक पुस्तामा एउटा हुँदछ, तर हेर्नुहोस्, तर पनि तपाईँ विश्वास गर्न सक्नुहुन्छ र तपाईँसँग अरू कुराहरू छन् जुन तपाईँले गर्न सक्नुहुन्न, सबैले गर्न सक्छन्। के हुन्छ यदि मेरो औंलाले यो निर्णय लिन्छ कि यो मेरो औंला औंला बन्न चाहदैन किनकि यो मेरो आँखा होइन? के हुन्छ यदि मेरो यो हातले भन्छ म माथि उठ्नेवाला छैन किनकि म आँखा या कान होइन, त्यसैले म हात बन्न चाहन्न? यस कुराले त मेरो शरीर अपाङ्ग बनाइदिन्छ। तपाईँ त्यो बन्नुहोस् जे प्रभुले तपाईँलाई बन्नको लागि राख्नु भएको छ। म कति धेरै समय ओरल रोबर्ट्स, बिली ग्राहम, टमी ओस्बोर्नको कदर गर्छु। कतिपय मानिस त्यहाँ हिँड्छन् र भन्छन् परमेश्वरको महिमा होस्, यो विश्वास गर्नुहोस्। त्यहाँबाट बाहिर हिँड्छन्, जतिसम्म त्यहाँबाट स्वच्छ र ताजा हुन सक्छन् त्यो भएर त्यहाँबाट बाहिर जान्छन्। बिली ग्राहम एउटा सन्देश सहित खडा भए र केही मिनट मानिसहरूमा बोले र भने तपाईँ निर्णय लिनुहोस्, बेलीमा आउनुहोस्, मात्र त्यहाँ खडा हुनुहोस्, कहिल्यै त्यहाँबाट अरू कदम नचाल्नुहोस्। उनले भने त्यसैले किन तिमी त्यो गर्छौ बिली? भन्छ मेरो सन्देश अघि गएको छ, त्यो परमेश्वरबाट आएको हो, त्यो ठिक हो। उनी त्यो सोदमको मण्डलीमा थियो ठिक त्यही प्रकारले जुन हुनुपर्ने थियो। उनको नाम एचएम हामबाट अन्त्य हुन्छ जुन अब्राहमबाट हो, छवटा अक्षरहरू, अब्राहम सात थिए। हेर्नुहोस् त्यो मण्डलीको सन्देशवाहक त्यहाँ बेबिलोनमा निश्चय नै देशमा कुनै पनि यस्तो व्यक्ति छैन जसको पकड त्यस पश्चातापको सन्देशमा रहेको होस् जस्तो कि बिली ग्राहमको छ। उनी त्यही उभिन्छ, त्यहाँबाट टाढा जान्छन् र टी बोन स्टिक खान्छन् र सुत्न जान्छन्, दुध पिउँछन्। यो सबै ठिकै कुरा हो, र जब तपाईँलाई खडा भएर शैतानसँग लड्नुपर्ने हुन्छ। एकपटक लङ बिचमा म र भाइ ज्याक, तपाईँको बुबा त्यहाँ खडा हुनुहुन्थ्यो र त्यहाँ मिस्टर फुलर, चार्ल्स फुलर खडा हुनुहुन्थ्यो, एक राम्रो भाइ हुनुहुन्छ, त्यहाँ खडा भई प्रचार गर्दै हुनुहुन्थ्यो। लगभग 2,000 या 3,000 मानिसहरू दिउँसो त्यहाँ थिए। हामी त्यहाँ बस्यौं र उहाँको सभामा सुन्यौं। मैले उहाँले लिनुभएको सभालाई भाडामा लिएको थिएँ र उहाँ त्यहाँ खडा हुनुभयो र राम्रो बोल्नुभयो र भन्नुभयो कोही यहाँ ख्रिस्टलाई स्वीकार गर्न चाहनुहुन्छ? 2 या 3 जना मानिसहरू बच्चा अर्पणको लागि आए। एक स्त्रीले भने कि उनी ग्रहण गर्न चाहन्छन्। डिकन मध्ये एकजना आए र सानो प्रार्थना गरे र फेरि आफ्नै ठाउँमा गएर बसे, हात मिलाए, पछाडि फर्किए र बाहिर हिँडेर गए। त्यहाँनिर उनीहरूको बुद्धिजीवी राम्रो कपडा लगाएका मानिसहरूको झुन्ड थियो। त्यहाँबाट बाहिर जाँदै थिए, यहाँनिर मेरो आयो। छोटो ज्याकेट वाला, व्हील चेयरमा, अन्धा, लङ्गडो, अपाङ्ग र गुङ्गा थिए। जब तपाईँको विश्वासको सामना यस प्रकारका कुराहरूमा हुन्छन्, अब यहाँनिर मैले ख्रिस्टको दावी कुन रूपमा गरेको छु र अब अविश्वासीहरू वरपर बसिरहेका छन्, एउटा गल्ती पक्रिन बसिरहेका छन्, मात्र एउटा गल्ती भेटाउने कोसिसमा छन्। याद गर्नुहोस्, यहाँ टोरन्टोमा धेरै समय भएको छैन, म त्यहाँनिर उभिएर प्रचार गर्दै थिएँ, बिमारीहरूको लागि प्रार्थना गर्दै थिएँ। मलाई एउटा अनौठो आत्माको महसुस भइरह्यो, त्यो मेरो बायाँ बसेको थियो। मैले हेरिरहे, त्यहाँनिर एकजना व्यक्ति बसेको थियो। एउटा समूहले उसलाई मलाई सम्मोहित गर्नको लागि भाडामा लिएका थिए। सैनिकको क्याम्पमा र समूहद्वारा आफ्नो खुट्टामा पारे, कुकुरले जस्तो भुक्ने बनाउँदथ्यो र यस्तै अरू कुराहरू गर्दथ्यो। मैले त्यो दुष्ट आत्मालाई महसुस गरे, मलाई थाहा थिएन त्यो कहाँबाट आउँदै थियो। मैले हेरि नै रहे, मैले त्यो अध्ययारो छाया देखे, मैले केही मिनटको लागि पर्खे। मैले भने त शैतानको सन्तान, किन शैतानले तेरो दिमागलाई त्यस प्रकारको कुरामा अन्धो बनाएको छ? किनकि त परमेश्वर माथि जित पाउनको लागि आएको छस्, परमेश्वरको आत्मालाई चुनौती दिएको छस्, तिनीहरूले तँलाई यहाँबाट उठाएर लानेछ। त्यो व्यक्तिलाई त्यही बस्दा बस्दै पक्षघात भयो र अझैसम्म पक्षघातमा छ, बुझ्नुभयो? हामी मण्डलीको खेल खेल्दैनौ। कतिजना सभामा पुग्नु भएको छ र त्यस्तै कुराहरू भएको देख्नु भएको छ। तपाईँलाई थाहा छ कि त्यस्तो कुरा घट्न आउँछ, निश्चय नै यो सही हो। याद राख्नुहोस्, आदरयुक्त हुनुहोस्। अब यहाँ मलाई लाग्छ पहिलो व्यक्ति हुनुहुन्छ के यो सही हो। अब हेर्नुहोस्, मैले प्रचार गरेको छु यो दिनमा वास्तवमै के हुन आउनेछ भने तपाईँलाई भनिएको छ। यदि त्यो हुन्छ भने अब त्यो चिन्ह हो, त्यही नै हो जुन चिन्ह हो। त्यो आवाजलाई विश्वास गर्नुहोस् जसले चिन्हलाई पछ्याउँछ, बुझ्नुभयो? अब यहाँ स्त्री छ, ठिक तपाईँ नयाँ मानिसहरूलाई, यो सन्त योहन्ना 4 हो, जहाँनिर हाम्रो प्रभु येशूको भेट कुवामा एउटा स्त्रीसँग हुन्छ। जीवनमा उनी कहिल्यै पहिले भेटेका थिएनन् र उहाँले स्त्रीलाई उनको समस्या के हो त्यो भनिदिनु भएको थियो र उनले उहाँ नै मसीह हुनुहुन्छ भनी चिनिन्। तपाईँलाई थाहा छ त्यो कहानी। यहाँ फेरि पनि एक पुरुष र स्त्री भेट्दछन्। अब उनी स्त्री होइनन् र म पुरुष होइन, तर त्यो अझै पनि उही परमेश्वर हुनुहुन्छ, बुझ्नुभयो? अब येशूले भन्नुभयो, मैले गरेका कामहरू तिमीले पनि गर्नेछौ, सन्त योहन्ना 14:12। अब महिला, तपाईँलाई म चिन्दिन, मलाई थाहा छैन तपाईँ यहाँ किन खडा हुनुहुन्छ। हुनसक्छ घरको समस्या होला, हुनसक्छ अरू कसैको लागि, हुनसक्छ तपाईँ बिमार हुनुहुन्छ, सायद यो हुनसक्छ तपाईँ त्यहाँ खडा हुनुहुन्छ केही कुरा राख्नलाई। यदि त्यो हो भने के भएको छ पत्ता लगाउनुहोस्। बुझ्नुभयो? हुनसक्छ तपाईँ केही कुरा नकल गर्दै हुनुहुन्छ, त्यो जे पनि होला, मलाई तपाईँ सच्चा विश्वासी होला त्यो मलाई थाहा छैन, तर परमेश्वर जान्नुहुन्छ। तर तपाईँ जान्नुहुनेछ कि उहाँले तपाईँलाई सत्य बताउनुभयो कि नाइ होइन। यदि यो सत्य हो भने तपाईँले थाहा पाउनुहुनेछ। अब हेर्नुहोस्, यही नै त्यो कुरा हो जुन तपाईँको विश्वासले पाएको छ। तपाईँ यहाँ कसरी आउन चाहनुहुन्छ? अब यदि कसैले यो गलत हो भने विश्वास गर्नुहुन्छ, तपाईँ यहाँ आउनुहोस् र यो बिमारीलाई लिनुहोस्, यहाँ आउनुहोस् र बाँकी रहेकालाई लिनुहोस्। तब यदि तपाईँले गर्नुहुन्न भने तब फेरि मलाई दोषी नठहराउनुहोस्। बुझ्नुभयो? अब त्यहाँ हेर्नुहोस् बहिनी, मात्र केही मिनट। अब मलाई तपाईँको विषयमा केही पनि थाहा छैन। तपाईँ केवल एक महिला हुनुहुन्छ जो यहाँ खडा हुनुहुन्छ। अब यदि प्रभु येशु ख्रीष्ट परमेश्वरको पुत्र, जसलाई मैले बाइबलबाट प्रमाणित गरेको छु, उहाँले प्रतिज्ञा गर्नुभयो कि अन्तिम दिनहरूमा उहाँ आउनुहुनेछ र आफैलाई आफ्नो आत्माको परिपूर्णतामा प्रकट गराउनुहुनेछ, ठिक त्यसै गरी मण्डलीमाथि आइरहेको छ, जस्तो कि मानिसमा हुँदछ, खुट्टादेखि बाटो भएर जाङसम्म आउँछ र शिर शरीरको प्रधान हुन्छ, र शरीर बढेर आयो, ठिक पहिलो मण्डलीबाट ठिक माथि आयो, यसमा सुधारकाल बाटो हुँदै र अहिलेसम्म माथि आएको छ, यो न्यायकरण बाटो भएर शुद्धिकरण पवित्र आत्माको बप्तिस्मासम्म आएको छ। अब यो शिर ख्रीष्ट शरीरतिर आउँदैछ, जुन ख्रीष्टको शरीर हो। उहाँ नै एक हुनुहुन्छ जो जान्नुहुन्छ, मेरो हातले के गर्ने जान्दैन, मात्र मेरो शिरले जान्दछ, तर उहाँ एक हुनुहुन्छ जो जान्नुहुन्छ, त्यसै कारण उहाँ वचन हुनुहुन्छ। म वचन होइन, म मानिस हुँ, तर तपाईँ सम्झनुहोस् कि उहाँ यो शरीरलाई प्रयोग गर्नुहुन्छ, किनकि उहाँ यस शरीरलाई पवित्र पार्नको निम्ति मर्नुभयो, ताकि उहाँ यसको प्रयोग गर्न सकोस् र यसलाई एक वरदान दिन सकोस्, जस्तो गरी तान्न पर्ने हुन्छ तब पवित्र आत्माले नियन्त्रण लिदछ। तब यदि उहाँले व्याख्या गर्नुभयो या तपाईँले के गर्नुभएको छ, या तपाईँ यहाँ के को लागि हुनुहुन्छ, या तपाईँको विषयमा केही भनिदियो भने तपाईँले विश्वास गर्नुहुनेछ र सभाले पनि त्यही कुरा विश्वास गर्नेछन्। प्रभु परमेश्वरले तपाईँलाई प्रदान गर्नुभएको होस्। अब यहाँ भएको प्रत्येक आत्मालाई म आफ्नो नियन्त्रणमा लिदछु, ताकि परमेश्वरको महिमा भएको होस्। अब शान्त बसिदिनुहोस्, वरपर चहल पहल नगरिदिनुहोस्। यहाँ हेर्नुहोस् मात्र केही क्षणको लागि, मलाई हेर्नुहोस्। जसरी पत्रुस र युहन्नाले भनेका थिए, जब ती ढोकाबाट भएर गएका थिए, अर्को शब्दमा भन्दा मात्र मैले भनेका कुराहरूमा ध्यान दिनुहोस्। बुझ्नुभयो? येशूले स्त्रीलाई केही प्रश्नहरू सोध्नुभयो, पिउनको निम्ति मलाई पानी ल्याऊ। बुझ्नुभयो? मैले यही कुराहरू प्रचार गर्दै आइरहेको छु। पिताले मलाई यहाँ बेटन राउजमा पठाउनुभयो, म यहाँनिर छु। पिताले भन्नुभयो उहाँलाई सामरियाबाट भएर जान आवश्यक थियो। एक स्त्री पहिलो थिइन् जो उहाँमा आएकी थिए। उहाँले एक चिन्ह त्यस स्त्रीमा गर्नुभयो र पूरा शहरले पश्चाताप गरे। कति फरक! तपाईँ सोच्नुहुन्छ यदि उहाँले त्यही काम गर्नुभयो भने आज राति तपाईँलाई लाग्छ सबै बेटन राउजले पश्चाताप गर्नेछ? मलाई शंका लाग्छ। तपाईँलाई लाग्दैन? मलाई निश्चय नै लाग्छ। तर हामी अन्तिम दिनहरूमा छौँ, जब दुष्ट पहिलेको भन्दा झन दुष्ट हुँदै जाँदछ। अब तपाईँको अवस्था, तपाईँ यहाँ प्रार्थना गरिनको निम्ति आउनुभयो, ठिक त्यसैको लागि हो। र तपाईँ घाँटीको समस्याले ग्रस्त हुनुहुन्छ, यदि त्यो साँचो हो भने आफ्नो हात उचाल्नुहोस्। र त्यो मात्रै होइन, तर त्यहाँ कोही छ जसको निम्ति तपाईँ प्रार्थना गर्दै हुनुहुन्छ? त्यो एक बच्चा हो र त्यो बच्चाको घाँटीको समस्या छ, र त्यो चाहिँ घाँटीको अवस्था हो जुन घाँटीमा बढ्दै गइरहेको छ। के तपाईँ विश्वास गर्नुहुन्छ परमेश्वरले उसलाई पनि निको पार्नुहुन्छ भने? त्यो रुमाल जुन तपाईँको हातमा छ, जुन तपाईँले परमेश्वरको लागि माथि उठाउनु भएको छ साक्षीको रूपमा, अब शङ्का नगर्नुहोस्। जाऊ र बच्चामाथि त्यो रुमाल लगाऊ। पूर्ण हृदयले शङ्का नगर्नुहोस्। परमेश्वरले तपाईँहरू दुवैजनालाई चङ्गाई गर्नुहुनेछ र निको पार्नुहुनेछ। तपाईँ त्यो गर्न सक्नुहुन्छ। अब तपाईँ जानुहोस् र प्रभु तपाईँको साथमा रहन्।
Now the voice is returned to the word. Amen.
तपाई कस्तो हुनुहुन्छ? हामी पनि अन्जानहरू हौ, तपाईँ विश्वास गर्नुहुन्छ, त्यही नै चिन्ह हो। अब आवाज चाहिँ वचनमा फर्किआऊ। तपाईँलाई थाहा छैन उहाँले गर्नुहुन्छ। यदि उहाँले तपाईँको विषयमा मलाई बताउनुहुन्छ, तब तपाईँ विश्वास गर्नुहुन्छ कि जुन वचन मैले बोलेको छु त्यो प्रमाणित हुनेछ, त्यो त्यसको कुराको प्रमाणित हो। बुझ्नुभयो? मैले भने कि उहाँले यस कुरालाई गर्नुभयो, त्यही अगमबाडी गर्नु हो। अब यदि अगमबाडी पूरा हुन आउँछ भने तब उहाँले भन्नुभयो, त्यसलाई सुन, तपाईँलाई अति अधीरता छ जसले तपाईँलाई समस्या भइरहेको छ, अधीरता, र तपाईँलाई ट्युमर छ र ट्युमर चाहिँ तपाईँको खुट्टामा छ, त्यो ठिक हो होइन र अब तपाईँ विश्वास गर्नुहुन्छ, त्यसो भए आफ्नो बाटो जानुहोस् र विश्वास गर्नुहोस् र जस्तो तपाईँले विश्वास गर्नुभएको त्यस्तै नै तपाईँमा हुनेछ। तपाईँ कस्तो हुनुहुन्छ म तपाईँलाई चिन्दिनँ, तर परमेश्वरले तपाईँलाई चिन्नुहुन्छ। के तपाईँ विश्वास गर्नुहुन्छ कि परमेश्वरले मलाई तपाईँको समस्या भन्नुहुन्छ भने मलाई हेर्नुहोस्। तपाईँमा समस्याहरू छन् तर तपाईँ यहाँ वास्तवमै कसैको निम्ति उभिनु भएको छ र त्यो एक हो जो तपाईँसँगै हुर्केको थियो, त्यो तपाईँको बहिनी हो, त्यो ठिक हो। अब तपाईँ विश्वास गर्नुहुन्छ तपाईँको बहिनीमा के समस्या छ सो परमेश्वरले मलाई भन्नुहुन्छ भने के तपाईँ त्यो स्वीकार गर्नुहुन्छ? उनको मुटुको समस्या छ त्यो सही हो, के तपाईँ विश्वास गर्नुहुन्छ उहाँ अब निको हुनुहुन्छ भने? त्यसो भए तपाईँको विश्वास अनुसार तपाईँलाई भएको होस्। आउनुहोस् महिला, तपाईँ कस्तो हुनुहुन्छ? यदि परमेश्वरले तपाईँको समस्या के हो या तपाईँले के गर्नुभयो या अरू केही कुराहरू मलाई भन्नुभयो भने के त्यसले तपाईँलाई विश्वास गर्ने बनाउँछ? तपाईँलाई थाहा छ कि म तपाईँलाई चिन्दिनँ, यो उहाँको गुण हो जुन उहाँले आफ्नो पहिचान ममा गराउनुहुन्छ, त्यो वचन अनुसार जुन उहाँले प्रतिज्ञा गर्नुभएको थियो तपाईँ त्यो विश्वास गर्नुहुन्छ? तपाईँ अर्को तपाईँको त्यो समस्या छ जुन तपाईँको उमेरको महिलाहरूमा हुन्छन्, तर तपाईँको मुख्य सोच अरू कोहीको निम्ति हो। तपाईँले परमेश्वरलाई चाहनुहुन्छ, तपाईँले परमेश्वरलाई आफ्नै लागि खोज्नुभएको होइन तर अरू कसैको निम्ति हो। त्यो पुरुष हो, उहाँ तपाईँको श्रीमान हुनुहुन्छ र उहाँमा मुटुको समस्या छ। तपाईँ विश्वास गर्नुहुन्छ कि उहाँ परमेश्वरले उहाँलाई निको पार्नुहुन्छ? जाऊ र विश्वास गर, र जस्तो तपाईँले विश्वास गर्नुभएको छ त्यस्तै नै तपाईँमा होस्। अब हेर्नुहोस्, सबै प्रचार त्यो घडीको निम्ति जुन मैले प्रचार गर्दै थिएँ, त्यो जे पनि कुरा त्यो थियो, तीन या चारजना मानिस जो यहाँबाट निक्लेर गए, अब यहाँ म मुस्किलले उभिन सक्छु, बुझ्नुभयो? बुझ्नुभयो? सबै भिड यहाँ चारैतिर दुधिलो तरिका देखिन्छ, बुझ्नुभयो? येशूले भन्नुभयो, मबाट सामर्थ्य निक्लेर गयो र यदि एक स्त्रीले उहाँको वस्त्र छुनुबाट उहाँको सामर्थ्य निक्लिआयो र उहाँ परमेश्वरको पुत्र हुनुहुन्थ्यो। मेरो विषयमा के छ? म एक पापी जो उहाँको अनुग्रहबाट बचाइएको हुँ। उहाँले भन्नुभयो, जुन काम म गर्दछु तिमीहरू पनि त्यो गर्नेछौ, यो भन्दा बढ्ता गरी गर्नेछौ। म जान्दछु कि किङ जेम्सले भन्छ महान, तर यदि तपाईँ सकल अनुवाद लिनुहुन्छ भने यो भन्दा पनि बढ्ता गरेर गर्नेछौ। कसैले पनि महान गरी गर्न सक्दैन। उहाँले मृतकहरूलाई जी उठाउनुभयो र प्रकृतिलाई रोक्नुभयो र सबै कुरा गर्नुभयो, तर उहाँले भन्नुभयो यो भन्दा बढ्ता गरेर तिमीहरूले गर्नेछौ, किनकि म पिता कहाँ जाँदैछु। संसारले मलाई देख्ने छैन तर तिमीहरूले मलाई देख्नेछौ, किनकि म, हेर्नुहोस्, म एक व्यक्तिगत उच्चारण हो, म तिमीसँग हुनेछु, तिमी भित्र हुनेछु, तब त्यो मानिस होइन त्यो ख्रिस्ट हो। म यस कुरालाई एक प्रकारले आफूले आफूलाई थोरै हलाउनलाई भनिरहेको छु, एक प्रकारले आफूले आफूलाई फिर्ता ल्याउनको निम्ति भनिरहेको छु। तपाईँ एक यस्तो स्थानमा पुग्नुहुन्छ कि जब कि केही समयपछि यो तब हुँदैन जब तपाईँ त्यहाँ माथि हुनुहुन्छ या यहाँ तल हुनुहुन्छ, यो बीचमा हुन्छ। तपाईँ मध्ये कतिले यो कुरा बुझ्नुहुन्छ? म जान्दछु कि तपाईँ सोच्नुहुन्छ कि तपाईँ यसलाई बुझ्नुहुन्छ, म पनि बुझ्छु। के तपाईँ कहिले यस कुरालाई थाहा गर्नुभएको छ कि कवि र अगमवक्ता पागल हुन्छन्? तपाईँ मध्ये कतिले यस कुरालाई जान्नुहुन्छ? तपाईँ मध्ये कतिले विलियम कपरलाई पढ्नुभएको छ? एक महान अग्रज कवि हुन्, तपाईँलाई थाहा छ उनले लेखे, त्यहाँ रगतले भरिएको झरना छ जुन इमानुएलको नसाबाट बग्दछ। उनले यो गीत लेखेपछि तपाईँलाई थाहा छ उहाँलाई के भयो? म उहाँको चिहानमा उभिएको थिएँ, धेरै समय भएको छैन, उनले आत्महत्या गर्ने कोसिस गरेका थिए र नदीमा डुबे। तपाईँ मध्ये कतिले कहिले स्टेफेन फोस्टरको विषयमा सुन्नुभएको छ, जसले अमेरिकालाई सबसे राम्रो लोकगीत दिलाए? उनको शिरमा त्यो थियो तर हृदयमा थिएन। जुनै पनि समय प्रेरणाले उनलाई हान्थ्यो, उनले गीत लेख्थे, र जब उनलाई प्रेरणाले छोड्थ्यो उनलाई थाहा हुँदैन थियो आफैमा के गर्ने भनेर, र उनी भड्किन्थे, उनी पिएर नसामा बस्थे, र अन्त्यमा जब उनी त्यस प्रेरणाबाट बाहिर निस्कन थाल्थ्यो उनले एक नोकरलाई बोलाए, एउटा पति लिए र आत्महत्या गरे। त्यो सही हो। एलिया एक अगमवक्तालाई हेर्नुहोस्, उनी त्यहाँनिर गए र स्वर्गबाट आगो बोलाए र पहिलो दिन स्वर्गबाट वर्षालाई बोलाए र स्वर्गलाई बन्द गरिदिए र त्यसै प्रकारका काम गरे। तब फेरि जब प्रेरणाले उसलाई छोडिदियो उनी बाहिर जंगलमा गए र मर्न चाहन्थे, र परमेश्वरले उनलाई 40 दिन पश्चात भेटाउनु भयो, उनलाई गुफामा फर्काएर ल्याउनु भयो। त्यो सही हो। योनालाई हेर्नुहोस्, जो अगमवक्ता थिए, आफ्नो सन्देश दिएपछि उनी माथि गए र पहाड गएर बसे, परमेश्वरलाई भन्यो कि उनलाई मर्न देऊ, तपाईँको दासलाई शान्तिसँग बिदा दिनुहोस्। मान्छेले यो कुरालाई बुझ्दैनन्, होइन होइन, तपाईँ बुझ्नुहुन्न, न त म नै यस कुरालाई बुझ्छु, न त कोही व्यक्ति यसलाई बुझ्न सक्छ। तपाईँ परमेश्वरलाई सम्झाउन सक्नुहुन्न। परमेश्वर वैज्ञानिक खोजबाट चिनिँदैन, परमेश्वरलाई विश्वासद्वारा चिनिन्छ। तपाईँ कसरी व्याख्या गर्नुहुन्छ त्यो कसरी, त्यो अझै विश्वास हुन सक्छ। हामी परमेश्वरलाई विश्वासद्वारा जान्दछौँ। मण्डलीले कहिल्यै परिश्रम र थाक्नेवाला कार्यलाई जान्न सक्दैन र कठिन परिश्रम र परीक्षाहरूलाई कहिल्यै जान्न सक्दैनन्। त्यो जसले सुसन्देश ल्याउने प्रयास गरेका छन् उहाँले यो गर्नुहुन्छ। मेरो इनाम मानिसहरूबाट आउँदैन। यहाँ हेर्नुहोस् महिला, हो छिटो, त्यो स्त्री मृत्युको छायामा छ। परमेश्वर स्त्रीको नजिक छिटो आउनुहुन्न म देख्न सक्छु। के तपाईँ उनको माथि त्यो कालोपन वरिपरि झुन्डिएर बसेको देख्न सक्नुहुन्न? उनी मर्नेछन्, संसार जतिकै निश्चय छ। यो यहाँ धेरै समय बितेको छैन, तिनीहरूले केही यस्तै कुराको तस्विर लिएका थिए र मैले त्यो घरमा पाएँ। उनीमा अध्ययारो छाया उनीनिर झुन्डिरहेको थियो, उनी मृत्युको छायामा थिइन्। यो स्त्रीलाई शल्य चिकित्सा गरिएको छ र यो शल्य चिकित्सामा तिनीहरूले उसको क्यान्सरको लागि शल्य चिकित्सा गरेका छन् र अब उसलाई समस्या छ, सबै तरिकाको छ, ठिक छ, मात्र समस्याहरू छन्। एउटा कुरा छ, तपाईँ यति धेरै कमजोर हुनुहुन्छ कि तपाईँ उभिन पनि सक्नुहुन्न। अर्को एउटा कुरा छ, ब्लाडरबाट पिप आउँछ। अब बस तपाईँ यो देख्न सक्नुहुन्छ कि म मात्र केही भनिरहेको छुइनँ, बुझ्नुभयो? यो ठिक हो, तर महिला, डाक्टरले कोसिस गरेका छन्, म त्यस कुरालाई मान्यता दिन्छु, तर त्यो उपचार हो। तर परमेश्वर निको पार्नेवाला हुनुहुन्छ, तपाईँ त्यसरी नै मर्नेवाला हुनुहुन्छ। उनले गर्न सक्नेसम्म सबै उनले गरेका छन्। तपाईँ विश्वास गर्नुहुन्छ? यहाँ आउनुहोस् मात्र एक मिनटको लागि।
Which is present now in the form of a pillar of fire, I condemn this devil that's taken this woman's life. In the name of Jesus Christ. Amen. Go believe now. With all that's in you, believe.
शक्तिशाली परमेश्वरले दिनुभएको कार्य अधिकारद्वारा, जसको साक्षी स्वर्गदूतहरूबाट ममा भयो, जो आगोको खामोको रूपमा यहाँ उपस्थित हुनुहुन्छ, म यो दुष्टलाई डाँट्दछु जसले यस स्त्रीको जीवन लिँदैछ। येशु ख्रीष्टको नाउँमा आमेन। जाऊ, अब विश्वास गर, तिमीसँग भएको सबै कुराले विश्वास गर। तपाईँमा त्यो समस्या छ जुन कुराले अरूले भन्दा धेरै मानिसहरू मार्छ, जुन मुटुको समस्या हो। तिनीहरू दावी गर्छन् कि त्यो नै नम्बर एक रोग हो, तर त्यो होइन श्रीमान। पाप नै नम्बर एक विश्वासको रोग हो। तपाईँ विश्वास गर्नुहुन्छ कि उहाँमा तपाईँको मुटु रोगको चङ्गाई गर्ने क्षमता छ र तपाईँलाई ठिक पार्नुहुन्छ? त्यसो भए जाओ, यो विश्वास गर, परमेश्वरले आशिष दिउन्। तपाईँलाई लाग्छ परमेश्वरले तपाईँको ढाड निको पार्नुहुन्छ र तपाईँलाई ठिक पार्नुहुन्छ? तपाईँ पूर्ण हृदयले विश्वास गर्नुहुन्छ? जानुहोस्, विश्वास गर्नुहोस् बहिनी, हेर्नुहोस् तपाईँलाई के हुन्छ। तपाईँ निको हुँदै जानुहुनेछ। हड्डीको जोडमा जलन र मुटुको समस्या, तर तपाईँ विश्वास गर्नुहुन्छ कि परमेश्वरले तपाईँलाई ठिक पार्नुहुन्छ भने? पूर्ण हृदयले गर्नुहुन्छ? तपाईँ स्वीकार गर्नुहुन्छ? तपाईँले जस्तो अनुसार विश्वास गर्नुभएको छ त्यही तरिकामा तपाईँलाई हुनेछ। अब जानुहोस्, तपाईँको पूरा हृदयले विश्वास गर्नुहोस् र परमेश्वरले तपाईँलाई ठिक पार्नुहुन्छ। तपाईँको पनि ढाडमा समस्या छ, तपाईँ विश्वास गर्नुहुन्छ कि येशूले तपाईँलाई निको पार्न सक्नुहुन्छ? अब जानुहोस्, तपाईँको पूरा हृदयले विश्वास गर्नुहोस्, म तपाईँलाई निको पार्न सक्दिनँ, बुझ्नुभयो? प्रोस्टेट ग्रन्थि अधीरता र तपाईँलाई हड्डीको जोडमा पनि समस्या छ। तपाईँ विश्वास गर्नुहुन्छ कि तपाईँलाई परमेश्वरले ठिक पार्नुहुन्छ? तपाईँ स्वीकार्नुहुन्छ? जानुहोस् र यी विश्वास गर्नुहोस्। खोकी यसले तपाईँलाई धेरै जसो समय जगाइराख्छ, तर परमेश्वरले तपाईँलाई निको पार्नुहुन्छ। तपाईँ त्यो विश्वास गर्नुहुन्छ? तपाईँ विश्वास गर्नुहुन्छ उहाँले तपाईँलाई ठिक पार्नुहुन्छ भने? परमेश्वरले तपाईँलाई आशिष दिउन्। तपाईँको विश्वासको लागि धन्यवाद। के हुन्छ यदि म तपाईँलाई एउटा पनि शब्द भन्दिनँ, मात्र मेरो हात तपाईँमाथि राख्छु? तपाईँ विश्वास गर्नुहुन्छ? यहाँ आउनुहोस्, म तपाईँमाथि हात राख्छु येशू ख्रीष्टको नाममा, र हड्डीको जोड जलनले छोड्न सकेको होस्, यसले छोड्नेछ। आउनुहोस्, आउनुहोस् बहिनी, तपाईँ विश्वास गर्नुहुन्छ? ठिक छ, यो अद्भुत कुरा हो। त्यसो भए तपाईँ जानुहोस् र आफ्नो खाना खानुहोस् र तपाईँको पेट ठिक हुनेछ। एकदमै धेरै ढाडको दुखाइ, धेरै समयदेखि तपाईँलाई दुःख दिइरहेको छ। जाऊ, विश्वास गर्दै जाऊ, तपाईँ ठिक हुन जाँदै हुनुहुन्छ भनी विश्वास गर्नुहोस् र परमेश्वरले यो तपाईँको निम्ति गर्नुहुनेछ। आमेन। त्यही नै कुरा हो, प्रभुले तपाईँलाई आशिष दिउन्। आमेन। मधुमेह सँगाई गर्नुको निम्ति परमेश्वरको लागि केही पनि होइन, उहाँले तिनीहरूलाई निको पार्न सक्नुहुन्छ। तपाईँ त्यो विश्वास गर्नुहुन्छ? ठिक छ, यो स्वीकार गर्नुहोस्, र पूरा हृदयले अहिले उहाँलाई विश्वास गरी जानुहोस्। तपाईँमा पनि रगतमा यो छ, तपाईँ विश्वास गर्नुहुन्छ परमेश्वरले तपाईँलाई निको पार्नुहुन्छ भने जानुहोस्, पूरा हृदयले उहाँमा विश्वास गर्नुहोस् र निको हुनुहोस्। तपाईँ विश्वास गर्नुहुन्छ कि उहाँले तपाईँलाई चङ्गाई गर्नुभयो जब त्यो चिज आएर तपाईँमा ठोकिएको थियो, उहाँले तपाईँलाई गर्नुभएको छ। स्त्रीको समस्या, मुटुको समस्या, तपाईँ यो विश्वास गर्नुहुन्छ, जानुहोस्, यसुको नाउँमा निको हुनुहोस्। तपाईँ विश्वास गर्नुहुन्छ कि परमेश्वरले तपाईँको ढाड निको पार्नुहुन्छ भने तपाईँको मृगौला तपाईँलाई आशिष दिउन्। मात्र तपाईँ अघि बढ्नुहोस्, मैले चङ्गाई गर्दिन, मैले चङ्गाई गर्न सक्दिनँ, म चङ्गाईदाता होइन। तपाईँ के सोच्नुहुन्छ? जब उहाँले तपाईँको ढाडको विषयमा भन्नुभएको थियो कि तपाईँ विश्वास गर्नुहुन्छ तपाईँको पनि ढाड निको भयो भने ठिक छ, मात्र जानुहोस्, विश्वास गर्नुहोस्, फेरि मात्र जानुहोस् र विश्वास गर्नुहोस् आफ्नो सम्पूर्ण हृदयले। तपाईँलाई पनि के तपाईँ विश्वास गर्नुहुन्छ कि परमेश्वरले तपाईँलाई ठिक गर्न सक्नुहुन्छ? आउनुहोस् र आफ्नो सम्पूर्ण हृदयले विश्वास गर्नुहोस्। परमेश्वरले यो तपाईँलाई प्रदान गर्नुहुन्छ यदि तपाईँ यद्यपि तपाईँले यस कुराको विश्वास गर्नुपर्दछ। के तपाईँ विश्वास गर्नुहुन्छ कि परमेश्वरले तपाईँलाई पनि निको पार्न सक्नुहुन्छ? ठिक छ, परमेश्वरले तपाईँलाई आशिष दिउन्। मात्र ठिक अघि बढ्दै जानुहोस् र आफ्नो सम्पूर्ण हृदयले विश्वास गर्नुहोस्। आउनुहोस् श्रीमान, एक पुरानो सेतो थोपा तल झरिरहेको छ, यस रोगको पत्ता लगाउँदा त्यो मधुमेह निस्कन्छ। के तपाईँ विश्वास गर्नुहुन्छ कि उहाँले तपाईँलाई निको पार्न सक्नुहुन्छ? आउनुहोस्, रगत चढाउनको लागि कलवरीमा जाउँ। आमेन। भाइ, परमेश्वरले तपाईँलाई आशिष दिउन्। आफ्नो सम्पूर्ण हृदयले विश्वास गर्नुहोस्। के तपाईँ विश्वास गर्नुहुन्छ? सभामा जो बाँकी मानिसहरू हुनुहुन्छ उहाँहरू के छ? के तपाईँ आफ्नो सम्पूर्ण हृदयले विश्वास गर्नुहुन्छ कि येशु ख्रिस्ट हिजो आज र सदैव एक समान हुनुहुन्छ? के तपाईँ विश्वास गर्नुहुन्छ? यस जिल्लाको बारेमा के छ? सानी महिला रोगले पीडित हुनुहुन्छ। के तपाईँ विश्वास गर्नुहुन्छ परमेश्वरले तपाईँलाई ठिक पार्नुहुन्छ? मात्र एउटा सानो निलो कोट लगाइराख्नु भएको छ, ठिक छ। अहिले विश्वास गर्नुहोस्, येशु ख्रिस्टले तपाईँलाई ठिक पार्नुहुन्छ। यो ठिक उति नै सजिलो छ। महिला जो तपाईँको ठिक पछाडि बस्नुभएको छ, जसको कालो कपाल छ, उसले भन्यो, प्रभु तपाईँलाई धन्यवाद। केही कुराले उनलाई ठोकायो, उनी जान्दैनथे कि त्यो कुरा के थियो। ब्लाडरको समस्याले उनलाई छोडिदिएको छ, ठिक त्यहाँनिर बस्नुभएको छ, ठिक त्यो महिलाको पछाडि जो ठिक त्यही बेला निको हुनुभएको थियो। यदि तपाईँ आफ्नो सम्पूर्ण हृदयले विश्वास गर्नुहुन्छ महिला, तपाईँ गर्नुहुन्छ, ठिक छ, आफ्नो हातलाई उठाउनुहोस्। यदि तपाईँ त्यस कुरालाई स्वीकार गर्न चाहनुहुन्छ भने परमेश्वरले तपाईँलाई ठिक गर्नुहुन्छ। उनीहरूको यहाँ तलको विषयमा के छ? कोही यहाँनिर हुनुहुन्छ त्यहाँ सभाको पछाडिपट्टि? अब वास्तविक रूपमा आदरयुक्त बनिरहनुहोस्, हलचल नगर्नुहोस्, बुझ्नुभयो? यो बिमारी एकबाट अर्कोसम्म सर्न सक्छ। तपाईँको बारेमा के छ श्रीमान? यो वृद्ध व्यक्ति जो यस कुर्सीमा बस्दै हुनुहुन्छ, के तपाईँ विश्वास गर्नुहुन्छ? के तपाईँ विश्वास गर्नुहुन्छ कि परमेश्वरले तपाईँलाई चङ्गाई गर्न सक्नुहुन्छ भने? तपाईँलाई गठिया र ब्रोङ्काइटिस भएको छ, तपाईँ विश्वास गर्नुहुन्छ परमेश्वरले त्यो निको पार्नुहुन्छ भने? ठिक छ, जे तपाईँले माग्नु भएको छ त्यो तपाईँले पाउन सक्नुहुन्छ यदि तपाईँ विश्वास गर्न सक्नुहुन्छ भने। महिला, तपाईँ जो उहाँको नजिक बस्दै हुनुहुन्छ, तपाईँ के सोच्नुहुन्छ? के तपाईँ पनि विश्वास गर्नुहुन्छ? के तपाईँ विश्वास गर्नुहुन्छ? के तपाईँ पनि विश्वास गर्नुहुन्छ? के तपाईँ पनि विश्वास गर्नुहुन्छ? के तपाईँ यो विश्वास गर्नुहुन्छ कि परमेश्वरले मलाई तपाईँको के समस्या छ भनी भन्न सक्नुहुन्छ भने? तपाईँ मबाट धेरै टाढा हुनुहुन्छ, मात्र उहाँमा अहिले विश्वास गर्नुहोस्। के तपाईँ सोच्नुहुन्छ कि मैले तपाईँलाई सत्य बताएको छु भने? त्यो हो भने तपाईँको बढेको रक्तचाप तल झर्नेछ। के तपाईँ विश्वास गर्नुहुन्छ? तपाईँले पनि आफ्नो हात उठाउनु भएको छ, तपाईँले उहाँको सास बढाउँदै हुनुहुन्थ्यो। के तपाईँ विश्वास गर्नुहुन्छ कि परमेश्वरले मलाई भन्न सक्नुहुन्छ कि के तपाईँ उहाँको सहायता गर्नमा कति राम्रो हुनुहुन्छ? अब परमेश्वर तपाईँको सहायता गर्नमा राम्रो हुनुहुनेछ। तपाईँलाई आत्मिक समस्या छ जसले तपाईँलाई समस्या दिलाइरहेको छ, यदि यो ठिक हो भने आफ्नो हात यसरी हल्लाउनुहोस्। यो अहिले नै ठिक हुँदै जानेछ, उहाँले त्यसलाई ठिक गर्नुहुनेछ। कतिले विश्वास गर्नुहुन्छ? तपाईँ मध्ये कति जो इसाई हुनुहुन्न, उनीहरूमा यो अनुभूति छ कि येशू ख्रिस्ट उपस्थित हुनुहुन्छ। जो अब खडा हुनु चाहनुहुन्छ, भन्नुहुन्छ, म आफ्नो पहिचान पापीको रूपमा गर्दछु, के तपाईँ के पापीहरूलाई क्षमा गर्नुहुन्छ? आफ्नो खुट्टामा उभिनुहोस् श्रीमान। परमेश्वरले तपाईँलाई आशिष दिउन्। 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 उहाँ परमेश्वरले तपाईँलाई आशिष दिउन्। तपाईँलाई 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 उहाँले तपाईँलाई हेर्नुहुन्छ। जब तपाईँ त्यस प्रकारले गर्नुहुन्छ तब उहाँले तपाईँको नाउँ लेख्नु भएको छ। यहाँनिर बरन्डामा खडाउनुहोस्, भन्नुहोस्, प्रभु येशू म गर्न चाहन्छु, म आफ्नो पहिचान गराउन चाहन्छु, मलाई आफ्नो प्राणको लागि करुणा चाहिन्छ। परमेश्वरले तपाईँलाई आशिष दिउन् श्रीमान्। प्रभु येशु, मलाई करुणाको आवश्यकता छ। मित्र, के तपाईँ देख्न सक्नुहुन्छ कि उहाँ यहाँनिर हुनुहुन्छ? युवा व्यक्ति, परमेश्वरले तपाईँलाई आशिष दिउन्, परमेश्वरले तपाईँलाई आशिष दिउन्, परमेश्वरले तपाईँलाई आशिष दिउन्। युवती, यो सबैभन्दा ठूलो कुरा हो जुन तपाईँले गर्नुभयो। अब कोही अरू हुनुहुन्छ जसले यो गर्नुभएको छैन, यहाँ खडा हुनुहोस्, भन्नुहोस्, म आफ्नो पहिचान गराउन चाहन्छु प्रभु येशु, म आफ्नो पहिचान गराउँदैछु आज राति। तिनीहरूले जसले आफ्नो पापलाई मानिलिन्छन् उनलाई करुणा प्रदान गरियोस्। तिनीहरू जसले आफ्नो पापलाई लुकाउँछन् त्यो सम्बद्ध हुने छैनन्। के तपाईँ उहाँको उपस्थितिमा गर्नुहुन्छ? महिला, परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। म चाहन्छु परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। हो, र प्रभुले तपाईँलाई आशिष दिनुभएको होस्। श्रीमान, परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। महिला, परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस् र परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। तपाईँ भन्नुहुन्छ के त्यस कुराको केही अर्थ छ? जीवन र मृत्युको बीचमा यही भिन्नता छ। उहाँको उपस्थितिलाई यहाँ तपाईँ पहिचान गर्न सक्नुहुन्छ? के तपाईँ उहाँलाई चिन्दै हुनुहुन्छ? के तपाईँ उहाँको अनुभव गर्न सक्नुहुन्छ? बुझ्नुभयो, तपाईँ उहाँलाई देख्नुहुन्छ, तपाईँ उहाँलाई कार्य गरेको देख्नुहुन्छ, त्यो उहाँ हुनुहुन्छ। ठिक यही कुरा हो जो उहाँले गर्छु भने भन्नुभएको थियो। के तपाईँ त्यस कुरालाई विश्वास गर्नुहुन्छ? कसैले भन्नुहोस्, प्रभु, म आफैलाई आफूले पापीको रूपमा पहिचान गराउन चाहन्छु, अब तपाईँले मेरो पापहरूको क्षमा दिनुहोस्। यदि तपाईँ पहिले खडा हुनुहुन्छ भने मात्र तपाईँको हात उठाउनुहोस्। तपाईँहरू जो पर्खालको वरिपरि हुनुहुन्छ, उठाउनुहोस्। परमेश्वरले तपाईँलाई आशिष दिउन्, परमेश्वरले तपाईँलाई आशिष दिउन्। अरू कसैले माथिको बरन्डाबाट लिएर पछाडिवाला भागबाट भन्नुहोस्, म आफ्नो पहिचान गराउन चाहन्छु प्रभु येशु, आज राति म अनुग्रह माग्दछु तपाईँको दिव्य उपस्थितिमा, यो विश्वास गरेर कि उही परमेश्वर जसले मेरो न्याय गर्नुहुनेछ उहाँको उपस्थिति अहिले यहाँनिर छ। उहाँ जान्नुहुन्छ, उहाँ मेरो हृदयसँग बातचित गर्दै हुनुहुन्छ र मलाई भन्दै हुनुहुन्छ कि म गलत छु। म खडा हुन चाहन्छु र यी भन्दछु कि म गलत छु, म आफ्नो गल्तीलाई मान्दछु। तपाईँले मलाई मेरो हृदयमा दोषी ठहराउँदै हुनुहुन्छ। यही कारण हो कि मैले प्रार्थना लाइनलाई रोकिदिएको थिएँ। परमेश्वरले तपाईँलाई आशिष दिउन्, परमेश्वरले तपाईँलाई आशिष दिउन्। तपाईँले के सोच्नुभयो कि मैले त्यसलाई किन रोकिदिएँ? मैले रोकेँ किनभने म जान्दथे कि त्यो हुन नै पर्ने थियो। अब यहाँ अरूहरू छन्, तपाईँहरू उभिनुहुन्न, उभिनुहोस् र भन्नुहोस् कि केही मेरो हृदयसँग बोलिरहेको छ कि तपाईँ गलत हुनुहुन्छ। परमेश्वरले तपाईँलाई आशिष दिउन् श्रीमान्, परमेश्वरले तपाईँलाई आशिष दिउन्, परमेश्वरले तपाईँलाई आशिष दिउन्, परमेश्वरले तपाईँलाई आशिष दिउन्। म गलत छु, मलाई क्षमा दिनुहोस् प्रभु, म आफैलाई पहिचान गराउँदैछु, म खडा हुन्छु प्रभु तपाईँको उपस्थितिमा, म जान्दछु तपाईँ यहाँ हुनुहुन्छ, म तपाईँ यहाँ हुनुपर्दछ। तपाईँले भन्नुभएको थियो यही नै कुरा हुनेछ जुन तपाईँले गर्नुहुन्छ। अब म चिन्हलाई हेर्दछु र म जान्दछु कि त्यो यस दिनको चिन्ह हुनुपर्ने हो भने मलाई व्याख्या गरिएको छ। म त्यो आवाज सुन्दछु जसले पश्चातापको निम्ति फिर्ता बोलाउँदछ। म यहाँ छु प्रभु, म चिन्हलाई विश्वास गर्छु, म आवाज सुन्दछु। तपाईँमा अहिले फर्किआऊ भन्ने आवाज बोलिरहेको छ। ओ तितर बितर भएकाहरू हो, फर्क्यौ। ओ भड्किरहेको तारा, फर्क्यौ। ओ तिमीहरू जसलाई बाहिर निकालिएको छ, फर्क्यौ आज राति। के तपाईँ फर्किनुहुन्न? मात्र खडा हुनुहोस् र भन्नुहोस्, अनुग्रह माग्दै म आफैलाई पापीको रूपमा पहिचान गराउँदछु। के तपाईँ गर्नुहुनेछ? कोही अरू? परमेश्वरले तपाईँलाई आशिष दिउन् महिला, परमेश्वरले आशिष दिउन् महिला। त्यो एकदम राम्रो हो, त्यो अति राम्रो हो। अरू कोही हुनुहुन्छ? मात्र राख्नुहोस्, म मात्र केही मिनट लामो राख्न चाहन्छु किनभने यहाँ म अझै थोरै बोझ महसुस गर्न सक्छु। बुझ्नुभयो, अरू कोही हुनुहुन्छ? परमेश्वरले तपाईँलाई आशिष दिउन् महिला, त्यो तरिकामा हो गर्ने, त्यही हो। अरू कोही हुनुहुन्छ? म आफैलाई पहिचान गराउन चाहन्छु, आफूले आफूलाई उठाउनुहोस् र भन्नुहोस्, म गलत छु, म अनुग्रह माग्दैछु। के तपाईँ यो गर्नुहुन्छ? हामी अघि जानुभन्दा पहिले छिट्टो खडा हुनुहोस् र भन्नुहोस्, प्रभु येशू, म आफूले आफूलाई पहिचान गराउन चाहन्छु। परमेश्वरले तपाईँलाई आशिष दिउन् जवान महिला। तपाईँ जानुहुन्छ, सायद तपाईँ घर जानुभन्दा पहिला, तर कुनै अरू समय तपाईँको मुहारमा चिसो कोहरा आइरहेको हुन्छ। सायद कुनै बिहान डाक्टर आउँछ र उहाँले तपाईँको नाडीलाई महसुस गर्छ कि त्यो कम हुँदैछ, केही पनि गर्न सकिँदैन। त्यसपछि तपाईँले मृत्युको चिसो बाहब तपाईँको मुहारमा पहिरिँदै गरेको महसुस गर्नुहुन्छ। तपाईँले के गर्नुभयो भने सबै सम्झनुहुनेछ। याद राख्नुहोस्, तिनीहरूले तपाईँलाई अति गहिराईमा गाड्न सक्दैनन्, तिनीहरूले तपाईँलाई केही गर्न सक्दैनन्। परमेश्वरले प्रतिज्ञा गर्नुभयो, म तिमीलाई अन्तिम दिनहरूमा फेरि बौरी उठाउनेछु। हेर्नुहोस्, ती जसले मेरा वचन सुन्छन् र मलाई पठाउनुहुनेमाथि विश्वास गर्छन् तिनीहरूमा अनन्त जीवन हुनेछ र न्यायमा आउने छैन तर मृत्युदेखि जीवनमा आएका छन्। कोही यस कुरालाई मेटाउनुहोस् यदि तपाईँ सक्नुहुन्छ भने। येशू ख्रीष्टले त्यो भन्नुभयो, ती जसले विश्वास गर्नेछ त्यसले मेरो वचन बुझ्नेछ र मलाई पठाउनुहुनेमाथि विश्वास गर्नेछ र अनन्त जीवन पाउनेछ, कहिल्यै इन्साफमा पर्ने छैन, दोषी ठहरिने छैन तर मृत्युदेखि जीवन पाएको छ। किनभने त्यसले मात्र एकलौटे पुत्रमाथि विश्वास गरेको छ जसलाई परमेश्वरले उठाउनुभयो 2000 वर्ष अगाडि। र यहाँ जीवित हुनुहुन्छ यस रातमा उहाँको पुनरुत्थानको आफ्नो गुण देखाउँदै हुनुहुन्छ के त्यहाँ अर्को कोही खडा हुनेछ त्यो पछि अर्कोले भन्नुहोस् म त्यो स्वीकार गर्न चाहन्छु म उहाँलाई ग्रहण गर्न चाहन्छु परमेश्वरले आशिष दिउन् त्यो एकदमै राम्रो हो सानो केटी त्यो निडरता हो म तपाईँले ध्यान गरेको चाहन्छु मैले केही समय अगाडि एक वेदीको पुकार देखेको थिएँ मानिसहरू गम चपाउँदै आइरहेका थिए एक अर्कालाई धकेल्दै आइरहेका थिए तर के तपाईँले ती मानिसहरूको अनुहारमा इमान्दारितालाई देख्नुभयो ती युवा स्त्रीहरू तिनीहरूलाई तिनीहरूको काटेको कपाल र मेकअप गर्नाले दोषी ठहराएपछि पनि त्यस मेकअपलाई लिएर र काटेको कपाल लिएर र पनि त्यस्तै नै खडा भएका थिए म पापी हुँ परमेश्वर ममा दया गर्नुहोस् यो त्यो बिउ हो जुन त्यहाँनिर रहेको छ उज्यालो तिनीहरूमा चम्केको छ र तिनीहरू जान्दछन् परमेश्वरले तपाईँलाई आशिष दिउन् आउनुहोस् अब हाम्रो शिर झुकाउँ म चाहन्छु प्रत्येक विश्वासी यहाँ जो त्यहाँ खडा छन् त्यस व्यक्तिको नजिक जो खडा भएका थिए तपाईँको हात त्यस व्यक्तिमाथि राख्नुहोस् राख्नुहुन्छ त्यो एक जो उभिएका छन् तिनीहरू तपाईँको नजिक खडा थिए यदि तपाईँ इसाई हुनुहुन्छ भने तपाईँको हात तिनीहरूमाथि राख्नुहोस् बहिनी भाइ मेरो हात तपाईँमाथि छ अहिले म प्रार्थना गर्न जाँदैछु स्वर्गीय पिता त्यहाँ तिनीहरू छन् यहाँ आज रातमा जसले तपाईँलाई विश्वास गर्छन् कुनै बिउ बाटोतर्फ झर्दछ तपाईँले भन्नुभयो चराचुरुङ्गी आउँछन् र बटुल्छन् अरू ढुङ्गे जमिनमा झर्छन् र काँडा र सिउडीले रोक्छ तर केही चाहिँ राम्रोमा जान्छ मलिलो माटोमा र तपाईँको उपस्थिति यहाँ हुनुले यस रात धेरैजनाले तपाईँ नै परमेश्वरको पुत्र हुनुहुन्छ तपाईँ सदा जीवित हुनुहुन्छ भनी बुझेको छ र तपाईँले प्रतिज्ञा गर्नुभएको छ किनभने तपाईँ जीवित हुनुहुन्छ त्यसैले हामी पनि जिउँछौँ प्रभु येशू तिनीहरू उठे र तपाईँलाई विश्वास गर्छु भने साक्षीका रूपमा खडा भए अब प्रभु म जान्दछु तपाईँ तिनीहरूको निम्ति त्यस दिन खडा हुनुहुनेछ प्रदान गर्नुहोस् प्रभु म तिनीहरूलाई तपाईँमा दिँदछु येशू ख्रीष्टको नाममा तिनीहरू कुनै मण्डलीमा जान सकोस् र इसाई बप्तिस्मामा बप्तिस्मा लिन सकोस् तिनीहरू पवित्र आत्मामा भरिपूर्ण हुन सकोस् तिनीहरू सुसमाचारको जय स्मारक हुन सकोस् त्यस दिन तपाईँको मुकुटको मोती भएको होस् र यदि त्यस महान दिन भन्दा अगाडि मैले यिनीहरूलाई कहिले देख्न पाइन भने हुन सकोस् कि म यिनीहरूलाई त्यस दिन देख्न पाऊ जस्तो कि दर्शनमा भएको थियो के तपाईँले मलाई सम्झन सक्नु भएन यो त्यस रातको बेटन राउस थियो जहाँनिर म खडा भएको थिएँ प्रदान गर्नुहोस् पिता तिनीहरू तपाईँकै हुन् फ्रिसको नाउँको द्वारा यहाँनिर मेरो अगाडि रुमालहरूको बाकस सानो जुत्ताहरू बच्चाहरूको जुत्ताहरू रुमालहरू र कपडाहरू र एप्रोनहरू छन् बाइबलमा हामीलाई सिकाइएको छ कि तिनीहरूले सन्त पावलको शरीरबाट रुमाल र एप्रोन लिएका थिए र अशुद्ध आत्मा मानिसहरूबाट निक्लेर गएका थिए अब पिता हामी जान्दछौँ कि हामी सन्त पावल होइनौँ तर तपाईँ अझै पनि उही परमेश्वर हुनुहुन्छ त्यसैले म प्रार्थना गर्दछु तपाईँ त्यही नतिजा प्रदान गर्नुहुनेछ जुन इमान्दारिताका साथ यस पुस्ताले विश्वास गरिरहेका छन् तिनीहरूले पावललाई यसकारणले विश्वास गरेनन् किनभने उनी पावल थिए तिनीहरूले पावललाई विश्वास गरे किनभने तपाईँले आफैलाई पावलमा पहिचान गराउनुभयो अब तिनीहरूले उही कुरालाई यस रातमा विश्वास गर्छन् प्रभु कि यस रातमा तपाईँ हामी माझ पहिचान हुनुभएको छ र एक दिन हामी भन्छौँ एउटा लेखकले हामीलाई भन्दै थिए कि इजरायल आफ्नो प्रतिज्ञाको देशको बाटोमा जाँदै थियो र लाल समुद्र उनीहरूको बीचमा आयो ताकि त्यसले तिनीहरूको प्रतिज्ञा गरिएको देशलाई काट्न सकोस् लेखकले भन्यो कि परमेश्वरले आगोको खामोद्वारा भएर क्रोधको आँखाले तल हेर्नुभयो जब उहाँले इजरायललाई चलाइरहनु भएको थियो त्यसले अविश्वासीहरूलाई अन्धोपन र अन्धकार बनायो र इजरायलको लागि उज्यालो दियो र लाल समुद्र मार्गमा आयो उनीहरू डराए र पछाडि फर्किए र इजरायलले सुक्खा भूमिको प्रतिज्ञाको जमिनमा पार गर्यो प्रभु परमेश्वर आज राति येशू ख्रीष्ट जो कि तपाईँको पुत्र हुनुहुन्छ उहाँको रगतबाट भएर तल हेर्नुहोस् जसै म आफ्नो हातलाई यस रुमालमा राख्दछु जबकि यो बिमारीहरू राखिनेछ पवित्र आत्मा प्रभु त्यस मानिसमाथि हेर्नुभएको होस् र हुन सकोस् कि बिमारी त्यसबाट टाढा गएको होस् र हुन सकोस् कि तिनीहरू राम्रो स्वास्थ्य र सामर्थ्यको देशमा पार भएर जान सकोस् कि बाइबलले भनेको छ सबै कुराहरू भन्दा माथि कि तिनीहरू यो इच्छा राख्दछन् कि हाम्रो स्वास्थ्यमा उन्नति भइरहोस् प्रदान गर्नुहोस् प्रभु म त्यसलाई येशू ख्रीष्टको नाममा पठाउँदछु आमेन म पछ्याउने छु जहाँ उहाँले मलाई डोर्याउनुहुन्छ आउनुहोस् हामी गाउँ पछ्याउनेछु म उहाँसँग जानेछु अब उहाँको उपस्थिति यहाँ छ आउनुहोस् हामी मात्र उहाँको आराधना मधुरता गीतमा गाउनेछौँ सबै मार्गभरि के तपाईँ यस प्रकारले गाउन सक्नुहुन्छ जहाँ उहाँले डोर्याउनुहुन्छ म पछ्याउनेछु जहाँ उहाँले डोर्याउनुहुन्छ म पछ्याउनेछु जहाँ उहाँले डोर्याउनुहुन्छ म पछ्याउनेछु म जानेछु यदि तपाईँ गर्नुहुन्छ भने अहिले तपाईँको हात उचाल्नुहोस् उहाँसँगै सारा मार्गभरि अब आउनुहोस् हामी सबै खडा हौ आफ्नो हात फेरि उचाल्नुहोस् उहाँसँग बगैँचामा भएर जानेछु सबैजना आत्मामा भए गाउनुहोस् वास्तवमै काट्ने खालको सन्देश थियो आउनुहोस् उहाँको उपस्थितिमा आराधना गरौँ उहाँको आराधना गरेको उहाँले मन पराउनुहुन्छ बगैँचामा म उहाँसँगै बगैँचामा भएर जानेछु म उहाँसँगै जानेछु उहाँसँगै सबै अब आउनुहोस् यसलाई हामी गुनगुनाऊ म सक्छु अब जब तपाईँ त्यो गर्दै हुनुहुन्छ म चाहन्छु कि तपाईँले कसैसँग हात मिलाउनुहोस् र भन्नुहोस् परमेश्वरले तपाईँलाई आशिष दिउन् तीर्थयात्री परमेश्वरले तपाईँलाई आशिष दिउन् तीर्थयात्री हामी एक अर्कामा एक छौँ मेथोडिस्ट र ब्याप्टिस्ट प्रेस्बिटेरियन पेन्टिकोस्टल सबै एक अर्कामा हात मिलाउनुहोस् परमेश्वरले तपाईँलाई आशिष दिउन् तीर्थयात्री हामी त्यही नै हौ तीर्थयात्री बगैँचा परमेश्वरले तपाईँलाई आशिष दिउन् तीर्थयात्री परमेश्वरले तपाईँलाई आशिष दिउन् बगैँचामा अब आउनुहोस् तपाईँहरूको हात उचाल्नुहोस् म उहाँसँग जानेछु ओ उहाँसँगै बाटोभरि आउनुहोस् हाम्रो शिर झुकाउँ नम्रता साथ प्रार्थनामा बिहानीको सन्डे स्कुललाई नबिर्सनुहोला कुनै तरिकाले या अर्को मलाई मात्र आफ्नो हृदयबाट यति वास्तविकताको साथ परमेश्वरको उपस्थितिको आवाज भइरहेको छ कुनै तरिकाले आज राति छोडेर जान मेरो लागि कति कठिन कुरा हो म महसुस गर्दैछु कि पवित्र आत्मा अति प्रसन्न हुनुहुन्छ सायद भोलि एउटा महान सभा हुनेछ मानिस ख्रिस्टमा आएको देख्न पाउनु तपाईँ बुझ्नुहुन्छ कसैले यो अचम्म मान्नुभयो कि मैले वेदीको पुकार कहिल्यै किन गरिन म तबसम्म पर्खन्छु जबसम्म मलाई अगुवाई हुँदैन बुझ्नुभयो मलाई भरोसा छ प्रत्येक जसले हात उठाउनुभयो माथि खडा हुनुभयो म भरोसा राख्छु कि तपाईँ भोलि कुनै असल मण्डलीमा हुनुहुनेछ आफ्नो स्थान विश्वासीहरूको माझमा लिनुहुनेछ जसै हामी हाम्रो शिर झुकाउँदछौ यहाँको पास्टरलाई अगाडि आइदिनु हुनको लागि भन्न जाँदैछु यदि उहाँ आउनुभयो र समापनको लागि परमेश्वरले तपाईँलाई आशिष दिउन् अब जसै हाम्रो शिर र हृदय परमेश्वरको अगाडि झुकाउँदछौ